الحمد لله بنعمته تتم الصالحات لا حول ولا قوة إلا بالله لا حول ولا قوة إلا بالله سبحان الله وبحمده عدد خلقه ورضا نفسه وزنة عرشه ومداد كلماته لا حول ولا قوة إلا بالله لا حول ولا قوة إلا بالله. ہر قسم کی حمد و ثنا اللہ وحدہ لا شریک کے لیے اس نے آج یہ وقت ہمارے سامنے کا پہلا پارا شروع کر سکے. اللہ تعالیٰ کی نعمتوں میں سے ایک بہت بڑی نعمت کہ ہم اس کی بات کو سننے اور سنانے کا ایک اور موقع پائیں. اللہ تعالیٰ سب سے پہلے اس موقع کو میری اور سارے ساتھیوں کی جو اس وقت اس پلیٹ فارم پہ اور اس پروجیکٹ میں ساتھ کام کر رہے ہیں ان کی نجات کا ذریعہ بنا دے. اللہ تعالیٰ شیطان کے شر سے مجھے بھی اور ہر سننے والے کو محفوظ رکھے, اور ساتھ ہی ساتھ ہمارے وہ لسنرز جو اس وقت بھی ہمارے ساتھ اس کو سن رہے ہیں اور جو انشاءاللہ بعد میں بھی سنیں گے, اللہ تعالیٰ ہم سب کی نجات کا ذریعہ بنا دے. کیونکہ ہم سب کچھ کر لیں دین کے نام پہ ہی صحیح, لیکن جنت نہ ملے تو فمن زخزخ عن النار وادخل الجنة فقد فاز, کامیابی کا وہ مقام نہیں پا سکیں گے جو سورۃ آل عمران میں بیان کیا. ہو سکتا ہے کوئی سننے والا یہ کہہ دے کہ کیا یہ ممکن ہے, ہم قرآن بھی پڑھ لیں, ہم دورہ قرآن بھی کر لیں, ہم ہر چیز کو دیکھ لیں سن لیں, لیکن پھر بھی جنت نہ ملے, تو ایسا ممکن ہے؟ ہم اپنی زندگی میں اس چیز کو دیکھتے ہیں کہ چیزیں اپنے انجام تک پہنچنے تک اگر ہمارے ساتھ نہ ہوں تو فائدہ نہیں. مثلا کھانا بن رہا ہے اور ابھی پورا نہیں پکا, تو آپ یہ تو نہیں کہیں گے کہ آپ نے سکسیسفلی بریانی بنا لی, بس اسی کو اپنی زندگی میں رکھیے. یہ ساری راستے کی کوششیں ہیں. اصل کامیابی کیا ہے؟ جس دن ہمارا رب ہمیں کہہ دے گا کہ جاؤ میں نے تمہیں معاف کیا, تو اللہ تعالیٰ ہمارے گناہوں کے کفارے اور ہمارے درجات کی بلندی کا ذریعہ بنائے. یعنی اس دورہ قرآن کو ہم سب کے لیے کفارت السیئات اور رفع درجات کا ذریعہ بنا دے. بڑی محبت سے پیار سے اپنے آپ کو خوش قسمت سمجھتے ہوئے شروع کرتے ہیں. میں بولتے میں اگر خوش قسمتی محسوس کر رہی ہوں تو یقیناً آپ سننے میں بھی خوش قسمتی محسوس کیجئے. جو ذمہ داری جو کام اللہ نے آپ کو دیا وہ اللہ نے آپ کو کچھ سوچ کر سمجھ کر دیا, اور ہمارے بہت سارے عیبوں اور ہماری بہت ساری کمیوں پہ پردہ ڈال کے دیا. تو بندگی اور عاجزی کے احساس کے ساتھ آئیے شروع کرتے ہیں. نحمدہ و نصلی علی رسولہ الکریم, اما بعد فاعوذ باللہ من الشیطان الرجیم, رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہ قولی, رب یسر ولا تعسر وتمم بالخیر. اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. نحمدہ و نصلی علی رسولہ الکریم, اما بعد فاعوذ باللہ من الشیطان الرجیم, رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہ قولی, رب یسر ولا تعسر وتمم بالخیر. الف لام میم, جز اول. اس کا نام ذرا سا ذہن پہ لائیے. یہ وہ لفظ ہے جس کو نہ میں آپ جان نہ اس کے معنی میں جانتی نہ آپ جانتے. یہ اللہ سبحانہ تعالیٰ نے ایک راز کی صورت میں ہم سب کے سامنے رکھ دیا. بالکل اس نام پہ نظریں گڑتے ہوئے اپنے آپ کو یقین دلائیے کہ جب تک اللہ نہ بتائے اور آج ہم تک نبی صلی اللہ علیہ وسلم کے ذریعے سے نہ پہنچا ہو, تو جیسے الف لام میم ہم سب کے لیے ایک مبہم, ایک بالکل نہ نظر آنے والی نہ سمجھ آنے والی چیز ہے, تو دین ایسے ہی ہوتا. اگر اللہ سبحانہ تعالیٰ الہادی ہونے کا حق ادا کرتے ہوئے جو اس نے ہمیں ہدایت کا پیغام دیا یہ نہ دیتے, تو انسان اور پتھر, انسان اور جانور, اس کے بیچ میں کوئی فرق ہی نہ ہوتا. تو اس وقت آپ اور میں جس کتاب کو شروع کر رہے ہیں اور الفاتحہ سے الناس تک پہنچنے کا ارادہ ہے، یہ الہادی کا وہ وعدہ ہے جو اس نے آدم علیہ السلام کی تخلیق کے وقت اور ان کو دنیا میں بھیجتے ہوئے کہا تھا، فَإِمَّا يَأْتِيَنَّكُم مِّنِّي هُدًى۔ آدم علیہ السلام سے لے کے آج تک ہر دور کے لوگوں کو اللہ تعالیٰ نے گائیڈ کیا۔ ہم اللہ تعالیٰ کی اسی کتاب کو نہ صرف یہ کہ ماننے والوں میں، بلکہ اس پر ایمان لانے والے اور پھر اس کو اچھی طرح سے پڑھنے والے اور پھر اس کے بعد اس کے اوپر عمل کی ہر ممکن کوشش کرنے والے لوگ ہیں۔ ہم جتنا زیادہ اس کتاب کو پڑھتے جائیں گے اتنا زیادہ ہم اپنی زندگی میں روشنیاں محسوس کریں گے، اندھیرے چھٹتے جائیں گے، اور ایک وقت آئے گا کہ پھر ہم اس کتاب سے بہترین فائدہ اٹھائیں گے۔ ہمارا ہر سال کا دورہ قرآن ایک خاص تھیم پہ ہوتا ہے، یہ بات بہت سارے ساتھی اس کو جانتے ہیں۔ اسی طرح پچھلے دنوں میں ربیع قلبی چار دن کا اس سال کا پریپ رمضان کورس، آپ میں سے جو ساتھی نہیں سن سکے کسی طرح اس کو سن لیجئے، اور اس کے بعد پھر ویلکم رمضان 2021، یہ آپ کو پوری طرح سے اس دورہ قرآن سے فائدہ اٹھانے کے قابل کر دے گا کہ آپ کیسے اس کو پڑھیں، کیسے اس سے فائدہ اٹھائیں۔ لیکن جو ہمارے نئے ساتھی ہمارے ساتھ ہیں ان سب کے لیے بھی اور اپنے لیے بھی بات کو زیادہ اچھی طرح سے سمجھنے کے خیال سے یہ بتا دوں کہ اس سال کا ہمارا دورہ قرآن انواع القلوب، دل کی مختلف اقسام، ہدایت کے اعتبار سے، یعنی قرآن پاک میں انسانوں کا تذکرہ ہے، انسان اللہ کا ماسٹر پیس ہے، اللہ تعالیٰ نے کیسے اس کتاب کو ہماری ہدایت کا ذریعہ بنا دیا، اس کو انشاءاللہ ہم دیکھیں گے اس سال کے دورہ قرآن میں، اور ساتھ ہی ساتھ ہدایت کے راستے یہ کھولیں گے۔ اللہ تعالیٰ سے یہ دعا کرتے ہوئے کہ اے اللہ تو ہمیں ہدایت سے محروم نہ کرنا، تو آئیے اللہ سے مدد مانگتے ہوئے پہلا پارہ شروع کریں گے۔ اس پہلے پارے کا موضوع کیا ہے؟ القلب الباحث عن الہدایہ، ہدایت کا طالب دل، ہدایت کا طلبگار دل۔ یہ کیا ہوتا ہے؟ حقیقت یہ ہے کہ انسان کو جسم میں بھوک کا احساس ہوتا ہے، فطری سی بات ہے، کچھ گھنٹے جب گزر جاتے ہیں تو پھر کچھ کھانے کو دل کرتا ہے۔ بالکل اسی طرح سے انسان کی روح کی بھی ایک پیاس ہے، روح کی بھی ایک بھوک ہے، تو روح کی بھوک اور پیاس کے جاگ جانے کا نام طلب ہدایت ہے۔ ہم انسانوں کی جس بھیڑ میں جیتے ہیں وہاں عموماً ہمیں یہ بھوک لگنی اور اس کے جو معاملات ہیں وہ سکھائے نہیں جاتے، لیکن اللہ سبحانہ تعالیٰ نے ہمارے دل کے اندر ہدایت کی طلب فطری طور پہ رکھی ہے، فطرت کے نور کی روشنی میں، اور وقت کے ساتھ ساتھ یہ طلب بڑھنی چاہیے، جیسے بچے کی بھوک وقت کے ساتھ ساتھ بڑھتی جاتی ہے۔ لیکن اگر باہر کا ماحول جو ہے وہ بگڑا ہوا ہو تو کبھی کبھی یہ خواہش اور یہ بھوک ایسی مٹ جاتی ہے جیسے اس شخص کی بھوک مٹ جاتی ہے جس کو کچھ عرصہ کھانا نہ دیں۔ ڈاکٹرز بھی اس بات کے گواہ ہیں اور آپ بھی جانتے ہیں کہ جب بہت عرصہ تک کوئی نہ کھائے تو پھر اس کے بعد کھائے تو معدہ کھانے کو قبول نہیں کرتا۔ تو آج اللہ تعالیٰ کو حاضر اور ناظر جان کر کہوں گی کہ میں آج کی اس بات کو جو آپ کے ساتھ شروع کرنے والی ہوں، میری نظر میں ہر وہ انسان جس کو میری زبان سمجھ آ رہی ہے، جس کو اردو سمجھ آتی ہے، وہ اپنے آپ کو کچھ بھی کہہ لے، وہ اپنے آپ کو ہدایت سے دور سمجھتا ہے، وہ اپنے آپ کو گناہگار کہے یا دوسرے کچھ بھی کہیں، میں اس ساری بات کو کرتے وقت بالکل ایک ایسے بھوکے، ایک ایسے سوالی کو ذہن میں لا رہی ہوں کہ جس کو ہدایت کی طلب لگ گئی ہے۔ ہو سکتا ہے یہ سفر جو آج شروع ہو رہا ہے آپ ہی کے لیے ہو، اس صورت میں کہ آپ اس سے بھرپور طور پہ فائدہ اٹھا لیں۔ تو کوئی عالم، فاضل، مفتی ہونا ضروری نہیں ہے قرآن پڑھنے اور سیکھنے کے لیے۔ اگر آپ کے دل میں تقویٰ آ گیا، آپ کے دل میں یہ خواہش آ گئی کہ آئی وانٹ ٹو چینج مائی سیلف، لیٹ می سی ہے کیا یہ سفر، تو یہ سفر آپ ہی کے لیے ہے، اور آپ اس کو اپنے ہر اس پیارے ساتھی اور ہر اس دنیا کے انسان تک پہنچا سکتے ہیں، ریگارڈلیس آف دیٹ کہ ہی از ایون سینگ کہ ہی از اے مسلم۔ یعنی یہ قرآن انسانوں کے لیے ہے، مسلمانوں کو تو تحفے میں مل گیا تھا۔ تو یہ دور قرآن کا سٹائل، اس کے لیے اسلام قبول کرنا بھی شرط نہیں ہے۔ اس کے لیے مومن، متقی اور مفتی ہونے کا وعدہ کرنا یہ کوئی ضروری نہیں ہے۔ یہ تو ایک پیاس ہے، یہ کھانا ہے جو میں بانٹنے لگی ہوں۔ جیسے آپ چاولوں کی ایک دیگ بنا کر کھلا دیتے ہیں نا، تو وہ انسانوں کی بھوک مٹاتی ہے نا۔ تو یہ سفر انشاءاللہ آپ کو اپنا سفر لگے گا۔ شرط یہ ہے کہ القلب الباحث عن الہدایہ، ہر سننے والا اس کو اپنی ہدایت کے ساتھ جوڑ لے۔ یہ میرے لیے ہدایت ہے۔ پارے کا مرکزی خیال ہے اہدنا الصراط المستقیم، اے اللہ مجھے سیدھا راستہ دکھا۔ صراط الذین انعمت علیہم، ان لوگوں کا راستہ جن پر تو نے انعام کیا۔ یہ کیا ہے؟ اس کو ہم سورۃ الفاتحہ کا ترجمہ پڑھنے کے بعد جانیں گے۔ ایک حدیث سیکھ سن لیتے ہیں۔ ابو داؤد کی روایت ہے 1510، عبداللہ بن عباس کہتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم یہ دعا کیا کرتے تھے، اے میرے رب میری مدد کر، میرے خلاف کسی کی مدد نہ کر، میری تائید کر، میرے خلاف کسی کی تائید نہ کر، ایسی چال چل جو میرے حق میں ہو، نہ کہ ایسی جو میرے خلاف ہو، مجھے ہدایت دے اور مجھے ہدایت دے، مجھے ہدایت دے۔ یہ جملہ تین بار خود سے کہیے، اے اللہ مجھے ہدایت دے، اے اللہ میرا دل بدل دے، یا رب دل مسلم کو وہ زندہ تمنا دے۔ اس وقت تڑپیے، روئیے کہ اللہ میں بے چین ہوں، اے اللہ میں ہدایت پانا چاہتی ہوں۔ اللہم اہدنی، اللہم اہدنی، اللہم اہدنی۔ اور جو ہدایت مجھے ملنے والی ہے اسے مجھ تک آسانی سے پہنچا دے۔ اس شخص کے مقابلے میں میری مدد کر جو مجھ پر زیادتی کرے، اے اللہ تو مجھے اپنا شکر گزار، اپنا یاد کرنے والا اور اپنے سے ڈرنے والا بنا۔ مجھے امید ہے کہ سننے والے آمین کہہ رہے ہیں، تاکہ اس حدیث میں اس دعا کی موجودگی اور یہ الفاظ اللہ تعالیٰ کی رحمت کو لانے کا ذریعہ بھی بن جائے، اور ساتھ ہی ساتھ ہمارے دل بھی تو دھلے۔ آنسو آ جاتے ہیں تو خوشی سے آنے دیجئے، کیونکہ یہ میں آپ کو بتا دوں کہ آج آپ کی زندگی کا بڑا اہم دن ہے، خاص طور پہ اگر آپ پہلی دفعہ قرآن کو اس طرح سن رہے ہیں۔ سب سے پہلے دلوں پہ یہ بارش پڑتی ہے، پھر اس کے بعد ہی اندر سے کچھ طلب جاگتی اور پھر ہدایت کے پودے اگتے ہیں۔ تو پھر کہیے کہ اللہ مجھے ہدایت دے، اور جو ہدایت مجھے ملنے والی ہے اس کو مجھ تک آسانی سے پہنچا دے۔ حالانکہ ایسا ہوتا نہیں ہے، یاد رکھیے ہدایت بڑی قیمتی چیز ہے، آسانی سے نہیں ملتی۔ لیکن تبھی تو پھر دعا سکھائی نبی نے کہ اللہ میرے لیے ہدایت کا راستہ آسان کرنا، میرا نفس مان جائے، میرے اندر کے سارے طاغوت اور سب اندیشے اور وسوسے ختم ہو جائیں۔ اس وقت کیا ہوں گے، میں نہیں کر سکتی، نہیں ہوگا، ٹائم نہیں ہے، کمٹمنٹ نہیں کر سکتی، بعد میں دیکھوں گی، سوچتی ہوں، ابھی سوچتا ہوں۔ یہ اندر کے وسوسوں کے لیے بولیے اعوذ باللہ من الشیطان الرجیم۔ قرآن پاک پڑھنے کے دو آداب ہیں، ایک اعوذ باللہ من الشیطان الرجیم، جو اللہ نے ہمیں بتا دیا کہ جب بھی قرآن پڑھنے بیٹھو تو تم اعوذ باللہ پڑھو، یہ اس وقت آپ کے ان اندیشوں کے اوپر اوور کم کرے گا۔ کل سے جب بیٹھنے لگے تو دو نفل پڑھے، اللہ سے ٹوٹے ہوئے برتن کی طرح اپنے دل کو پیش کرے اور کہیں کہ اللہ مجھے شیطان کے شر سے بچانا، جو مجھے اپنے ساتھ وہاں لے کے جانا چاہتا ہے جہاں دھیرے ہیں، اور اس راستے میں میرے اندر کی ساری رکاوٹیں بھی دور کر دیں، کیونکہ سب سے پہلے اندر کی رکاوٹوں کو دور کرنا ہوتا ہے، اور اس کے بعد پھر میرے باہر کی رکاوٹیں دور کر دیں، میرے گھر والے معاون بن جائیں، میری جاب، میرا کام، اسی طرح سے میری دنیا کی مصروفیات رکاوٹ نہ بنے۔ کما کما کے بھی چلا جاؤں گا دنیا سے تو کیا کروں گا ان پہ، لوگوں نے تو مجھے کورے کفن میں ہی دفنانا ہے، اور جو ان کا دل چاہے گا۔ اور گھر سجا سوا کر اور بڑے بڑے کھانے پکا کر بھی دنیا سے چلی جاؤں گی تو ایک رات نہیں رکھنا کسی نے اس میں، اس گھر میں جس کو میں نے ساری زندگی دے دی۔ تو لہٰذا مجھے اس وقت میرے باہر کے ماحول میں بھی آسانیاں دے دے۔ اور پھر اس کے بعد بندہ کہتا ہے کہ اس شخص کے مقابلے میں میری مدد کر جو مجھ پر زیادتی کرے، اے اللہ تو مجھے اپنا شکر گزار، اپنا یاد کرنے والا، اپنے سے ڈرنے والا بنا اور اپنی اطاعت گزار بنا۔ اور مجھے اپنا اطاعت گزار بنا، اپنی طرف گڑ گڑانے والا یا دل لگانے والا بنا۔ اے میرے پروردگار، میری توبہ قبول کر، میرے گناہ دھو دے، میری دعا قبول فرما، میری دلیل مضبوط کر، میرے دل کو سیدھی راہ دکھا، میرے دل کو سیدھی راہ دکھا، میری زبان کو درست کر، اور میرے دل سے حسد اور کینے کو نکال دے۔ کیا پتہ چلا کہ اس میں تو آپ اللہ سے اتنی مناجات کر رہی ہیں، اس وقت آپ کیا کر رہے ہیں آپ کو پتہ بھی نہیں چل رہا، اور آپ بس رو رہے ہیں اور آپ رو رہے ہیں اور آپ رو رہے ہیں۔ اے اللہ مجھے محروم نہ کرنا، آج ہوں ادھر کل نہ ہوئی تو کیا ہوگا، آج سن رہا ہوں کل نہ سنوں گا تو کیا ہوگا۔ اور اسی طرح رب کے ساتھ دعاؤں کا سلسلہ آپ کا چلے گا۔ اس سارے سفر میں آپ قرآن پاک بھی سیکھیں گے، جہاں جہاں ہمارے موضوع سے مطابقت ہوگی وہاں حدیث بھی سیکھیں گے ہم، جیسے کہ اس وقت بھی ابھی ہم نے آج سے حدیث سیکھی۔ اور اسی طرح دعائیں، پورے قرآن کی دعائیں اس سفر کا حصہ۔ اگر کوئی آپ سے پوچھے کہ DQ 2021 کی خوبیاں کیا ہیں یا اس کی خاص باتیں، کچھ چیزیں جو اس میں ہمیں دکھتی ہیں، تو وہ کیا ہے کہ آپ اس میں پورے قرآن پاک کی دعائیں بھی سیکھیں گے، اور ہدایت اور قلب کا تعلق سیکھیں گے، اور ساتھ ہی ساتھ وہ دعائیں بھی اس سفر میں آپ کو ساتھ ساتھ دی جائیں گی کہ جو دل کو بدلنے کی ہیں۔ تو کہیے میرا دل بدل دے، تھک گئی ہوں گندے دل کے ساتھ، بوجھل دل کے ساتھ، غموں کے بوجھ اٹھائے ہوئے۔ آئیے سورۃ الفاتحہ پہ چلتے ہیں۔ سورۃ فاتحہ پہلی سورت ہے ترتیب کے اعتبار سے، اور 6 آیتیں ہیں اس میں، 1-6۔ یہ 6 آیتیں کیا ہیں؟ اللہ سبحانہ تعالیٰ کے ساتھ معاملہ۔ آپ کہیں گے کہ ساتھ کیسے ہے؟ تو بسم اللہ الرحمن الرحیم اسی کے ساتھ ہے۔ آئیے ذرا اس کے ٹیکسٹ کو دل میں اتارتے ہیں۔ بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، ایاک نعبد و ایاک نستعین، اهدنا الصراط المستقیم، صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين آمين۔ یہ چند آیتیں کیا ہیں؟ یہ مفتاح القرآن ہے۔ سورۃ الفاتحہ ہدایت کی چابی ہے، فلاح کی، کامیابی کی چابی ہے۔ یعنی اس سورت کا اگر آپ ایک ٹاپک رکھ لیں تو وہ کیا ہے؟ مفتاح القرآن، مفتاح الہدایہ، مفتاح الفلاح۔ انسان کو اپنی زندگی میں چابی کی اہمیت بڑی اچھی طرح سے پتا ہے۔ کس طریقے سے چابی کے ساتھ بڑے بڑے لاکرز بھی کھل جاتے ہیں جہاں خزانے ہوتے ہیں۔ چابی کا سائز اور خزانے کا سائز دیکھ لیجئے۔ چابی ہاتھ آ گئی گویا کہ خزانہ ہاتھ میں آ گیا۔ تو جب یہ چابی آپ کے ہاتھ میں آ گئی تو گویا کہ ہدایت کا خزانہ آ گیا۔ لکھیے اپنے لیے، ہدایت کے اس خزانے کو کھولنے کی چابی اس وقت میرے ہاتھ میں ہے، جس کو میں سورۃ الفاتحہ کی سورت میں شروع کرنے لگی ہوں۔ آئیے اس کا ترجمہ پڑھتے ہیں محبت اور پیار کے ساتھ۔ الحمدللہ رب العالمین، سب تعریف اللہ تعالیٰ کے لیے ہے۔ ایک ایک لفظ کو اپنے اندر جذب کیجیے۔ روایتی باتیں کرنے کی مجھے عادت نہیں ہے، میں تو ہر وہ بات کہتی اور سننا چاہتی ہوں اپنے آپ سے بھی اور آپ سے بھی کہ جس کے بعد میری ہدایت کا سفر شروع ہو جائے، اور وہ کیا ہے کہ میں اپنے رب کے ساتھ تعلق کو محسوس کر سکوں۔ ایک ایک لفظ پہ غور و فکر کرتے ہوئے آپ نے میں نے اس کو محسوس کرنا، اور وہ کیسے؟ سب تعریف اللہ تعالیٰ کے لیے ہے، جو تمام جہانوں کو پالنے والا، بڑا مہربان، نہایت رحم کرنے والا ہے، بدلے کے دن یعنی قیامت کا مالک ہے۔ ہم صرف تیری ہی عبادت کرتے ہیں اور صرف تجھ ہی سے مدد چاہتے ہیں، ہمیں سیدھی اور سچی راہ دکھا، ان لوگوں کا راستہ جن پر تو نے انعام کیا، ان پر نہیں جن پر غضب کیا گیا، یعنی ان کا نہیں جن پر غضب کیا گیا، اور نہ گمراہوں کا۔ سورۃ الفاتحہ کیا ہے؟ پہلی بات تو نوٹ کیجئے، یہ ایک دعا ہے، قرآنی دعاؤں کی، جس کو آپ فائنی قریب کی کتاب میں بھی دیکھ سکتے ہیں، جو آپ کے لیے قرآن پاک کی دعاؤں کو پائل اپ کیا گیا ہے۔ بڑی معروف کتاب ہے، جس کی خوبی کیا ہے کہ جس ترتیب سے قرآن پاک میں دعائیں آتی ہیں اسی ترتیب سے وہ آپ کو پیش کی جاتی ہیں۔ تو دعاؤں کے سلسلے میں یہ پہلی دعا ہے۔ ہم دن میں 17 بار یہ دعا مانگتے ہیں۔ آپ اگر اس پورے ٹیکسٹ پہ غور کریں تو پہلی 3 آیات میں رب کا تعارف ہے۔ کسی بھی انسان کا انٹروڈکشن اور اس کا تعارف بڑا اہم ہوتا ہے۔ آپ کے میرے، اللہ میرے آپ کے رب کا تعارف الرحمن الرحیم کی صورت میں ہے، سب سے زیادہ رحم، سب سے زیادہ رحمت والا، مستقل، ایک دفعہ جوش نہیں ہے صرف، بلکہ مسلسل اس کی رحمت ہمارے دلوں پہ برستی ہے۔ پھر وہ مالک یوم الدین ہے، عقیدہ آخرت آ گیا، گویا کہ اگر کل کوئی آپ سے پوچھ لے کہ کون سے خدا کو مانتے ہو، Who is your God، تو اس کا جواب آپ ان 3 آیتوں میں ان کو دے دے۔ اس نے اپنے آپ کو القہار اور الجبار کہہ کر نہیں انٹروڈیوس کروایا، کیونکہ کتب علی نفسہ الرحمہ، دعا مانگنے کا سلیقہ بھی ہے۔ اور سورۃ فاتحہ کیا ہے؟ بندے اور رب کے بیچ کا ایک تعلق ہے۔ کیا آپ اپنے رب کے ساتھ کیا تعلق لیتے ہیں؟ پھر اگلی آیت ایاک نعبدو و ایاک نستعین ہے، یہ بندے کی حیثیت ہے، یعنی پہلی 3 آیات رب کا مقام، اور آیت 4 میری ہستی، بندگی، عاجزی، مدد بھی تجھ سے مانگنی ہے، اور میں خود کچھ نہیں، میں تیری بندی ہوں، ایک غلام بن کر کیا کوئی جیے گا، میں تو ساری زندگی تیری بندگی میں گزار دوں، اور مجھے عابد ہی نہیں عبد بھی بننا ہے۔ اور اس طرح مانگنے کی چیزیں تو بہت سی ہیں، لیکن میں تجھ سے دنیا کی سب سے قیمتی چیز مانگتی ہوں، اور وہ کیا ہے؟ اہدنا الصراط المستقیم، ہدایت مانگتی ہوں۔ ہدایت قیمتی متاع ہے۔ اللہ سبحانہ تعالیٰ سورۃ الفاتحہ میں آپ کو مجھے جو پیغام دیتے ہیں وہ کیا ہے؟ اہدنا الصراط المستقیم۔ صراط مستقیم کی دعا مانگنا کیا ہے؟ تو یاد رکھیے کہ ہدایت کے مختلف درجات ہوتے ہیں۔ ہم اپنے اسی سال کے پریپ رمضان ربیع قلبی کورس کے اندر ہدایت کو ایک سیڑھی کے ساتھ ریلیٹ کر کے دیکھ چکے ہیں۔ جو ساتھی نہیں سن سکے، ابھی ایک چھوٹا سا کام نوٹ کر لیں، بعد میں کیجئے گا، ڈے 2 کو سن لیجئے، ربیع قلبی۔ اس میں ہدایت کو ایک سیڑھی کے ساتھ ریلیٹ کیا گیا کہ آپ ایک قدم پہ آتے ہیں، پہلے سٹیپ پہ آتے ہیں تو کھڑے نہیں ہونا پسند کرتے۔ انسان کی طبیعت ہے کہ وہ اگلی سیڑھی پہ جانا چاہتا ہے، پھر اس کے اگلی۔ ہر دور میں جب بھی آپ کسی بھی درجے پہ ہوتے ہیں، آپ اپنے آپ کو بہت اچھا سمجھ رہے ہوتے ہیں، لیکن کچھ نہ کچھ اور آگے جانا ہوتا ہے۔ تو ہم دیکھیں تو ہدایت کے درجات ہیں۔ پہلا درجہ کیا ہے؟ کوئی آپ کو راستہ بتلا دے۔ آپ کہیں جانا چاہتی ہیں، آپ کہتی ہیں کہ ایئرپورٹ کدھر ہے، کوئی کہتا ہے ادھر سے جائیے، وہاں جائیے، وہ ہائی روڈ سیدھی ایئرپورٹ جائے گی، یہ پہلا درجہ ہے۔ دوسرا درجہ کیا ہوتا ہے؟ کوئی آپ کو راستے پر چلا دے، وہ کہتا ہے اچھا ادھر آئے بیٹھے، میری گاڑی کے پیچھے لگیے، میں آپ کو مین روڈ تک پہنچا دیتا ہوں، یہ سیکنڈ سٹیپ ہوتا ہے۔ تیسرا درجہ ہے جس کو آپ سے بہت پیار ہے، یا وہ دیکھ رہا ہے کہ آپ پریشان ہیں، آپ کو ایئرپورٹ پہنچنا ہے، آپ کی فلائٹ مس ہوگی، آپ کو میں سڑک پہ چڑھا تو دوں لیکن پتہ نہیں آگے سے آپ ادھر ادھر نہ لڑکے، وہ کہتے ہیں آئے بیٹھے، میں آپ کو ایئرپورٹ چھوڑ کے آتا ہوں، یہ مانگتے ہیں آپ۔ اہدنا الصراط المستقیم ہے۔ آپ میں سے، میرے میں سے کوئی بالکل ابھی فرسٹ سٹیپ پہ کھڑا ہے، اس کو فرائض کی بھی ہوش نہیں ہے، اس کو پتہ ہی نہیں ہے کہ رب کیا ہوتا ہے، تو وہ کیا کہتا ہے کہ اللہ تو مجھے اپنا راستہ دکھا، تو اللہ نے کھول دیا آپ کے سامنے راستہ۔ دوسرا شخص وہ ہے جس کو پتہ ہے رب کیا چاہتا ہے، لیکن ابھی اس راستے پہ عملی طور پہ نہیں چلا، یعنی کس کو نہیں پتا کہ رب کیا چاہتا ہے لیکن نہیں ابھی چلے۔ مثال ہے کہ کس کو نہیں پتا 5 وقت کی نماز پڑھنی ہے لیکن نہیں پڑھی آج تک، تو پھر آپ کہتے ہیں کہ اہدنا الصراط المستقیم، اللہ مجھے 5 نمازیں وقت پہ پڑھنے کی توفیق دے۔ اور آپ میں سے وہ بھی سن رہے ہیں اس وقت کہ جو ماشاءاللہ 5 وقت کے نمازی، تو پھر آپ جب کہتے ہیں اہدنا الصراط المستقیم، تو گویا کہ آپ کہتے ہیں کہ اللہ وہ نماز پڑھا کہ جس کو کہتے ہیں کہ صلوا کما رأیتمونی اصلی، اور پھر یہ نماز ایسی ہو کہ جو میرے لیے جنت کا راستہ کھول دے۔ ہر ایک اپنے موجودہ حالات کے مطابق اہدنا الصراط المستقیم کہہ رہا ہوتا ہے۔ سوال لکھئے، ہدایت کا ماخذ کیا ہے؟ قرآن اور حدیث، القرآن والحدیث۔ قرآن کیا ہے؟ شریعت الہی ہے، اللہ تعالیٰ کا متعین کردہ راستہ ہے۔ اور حدیث کیا ہے؟ اسوہ حسنہ ہے، لقد کان لکم فی رسول اللہ اسوہ حسنہ، بے شک تمہارے پاس رسول کی صورت میں بہترین اسوہ حسنہ ہے۔ تو گویا کہ آپ ہدایت مانگنے کے لیے بیٹھے ہیں۔ ہم اس سفر میں پورے قرآن پاک میں جہاں بھی قلب سے متعلق آیت ہوگی اور ہدایت سے متعلق آیت ہوگی اس پہ بات کیا کریں گے۔ ہم ادھر ادھر کی باتوں میں الجھے بغیر اس قرآن کو اپنی ہدایت کے لیے سن رہے ہیں اور اپنے دل کو بدلنے کے لیے۔ اور حقیقت ہے کہ یہ ہارٹ ٹرانسپلانٹیشن کا سفر ہے۔ بہت ہی خوبصورت سی شیئرنگ آتی ہیں۔ کل ایک سسٹر نے کہا کہ مجھے ایسے لگتا ہے کہ 4 دن کا ربیہ قلبی، یہ وہ سارے پروسیس تھے جو کسی کے آپریشن سے پہلے ہوتے ہیں، ٹیسٹ کرنا، کروانا، بی پی چیک کرنا، اور اس کو مختلف طریقوں سے سیٹل کرنا کہ تم اب آپریشن کرواؤ گے تو ہی جان چھٹے گی، اور پھر جو رمضان کا ویلکم کل ہوا ہمارا، یعنی جو اسی سال کا رمضان کا ویلکم تھا، انہوں نے کہا اس میں مجھے ایسے لگا کہ مجھے کسی نے ہاسپٹل میں ایڈمٹ کر دیا ہے، اور ان کا جملہ کچھ ایسے ہی تھا کہ آپ، میں ہارٹ ٹرانسپلانٹیشن کی سرجری کے لیے تیار ہوں۔ دعا کیجئے اللہ ہمیں اس قابل کر دے۔ آگے چلتے ہیں، چونکہ بات ہے انواع القلوب کی، تو ذرا سا دیکھیے گا کہ پہلے پارے میں کون سی انواع القلوب ہیں اور کیفیات القلوب ہیں، یعنی ٹائپس آف دی ہارٹس میں سے پہلے پارے میں قلب سے متعلق کیا باتیں۔ یا میں ایک ہلکی سی وضاحت کر دوں، 20 قسمیں ہم اپنے انواع القلوب کے سیشنز میں ربیع قلبی میں دیکھ چکے، آپ اس سے فائدہ اٹھا چکے ہوں گے، نہیں اٹھائے کبھی بعد میں اٹھا لیجئے گا۔ لیکن یاد رکھیے کہ انواع القلوب تو 20 ہیں حدیث کی، قرآن پاک کی آیتوں کی روشنی میں 20 قسم کے دل تھے، لیکن کیفیات القلوب قرآن پاک میں جو استعمال ہوئی ہیں یہ کم و بیش 35+ ہیں۔ ہم اس سفر میں قلب کی قسمیں اور کیفیات دونوں کو ہائی لائٹ کریں گے انشاءاللہ تعالی۔ تو پہلی آیت جو اس بارے میں آپ کو ملے گی سورۃ بقرہ کی آیت 7 ہے، القلب المغلف، غلاف والے دل، جن کے دلوں پہ غلاف آ چکے ہیں۔ وقالوا قلوبنا غلف، اللہ کہتے ہیں نا بل لعنہم اللہ بکفرہم فقلیلا ما یؤمنون۔ پھر اگلی آیت ہے جس میں دل کا ذکر ہے، سورۃ البقرہ آیت 10، القلب المریض، بیمار دل، فی قلوبہم مرض فزادہم اللہ مرضا وَلَهُمْ عَذَابٌ أَلِيمٌ بِمَا كَانُوا يَكْذِبُونَ۔ اور ان آیتوں پہ جب پہنچیں گے تو کچھ کچھ بات کریں گے انشاءاللہ۔ اگلی آیت سورۃ البقرہ 74، القلب القاسی ثم قست قلوبكم من بعد ذلك فهي كالحجارة او اشد قسوة۔ دل سخت کب کیسے ہوتے ہیں، جب اس آیت پہ پہنچیں گے تو بات ہوگی انشاءاللہ۔ نیکسٹ ہے البقرہ 88، القلب المختوم، مہر لگے ہوئے دل، ختم اللہ علی قلوبہم کی صورت میں اس کو آپ دیکھتے ہیں، آیت نمبر 8 ہے یہ، نوٹ کیجئے۔ آیت نمبر 7 سورۃ البقرہ، ختم اللہ علی قلوبہم وعلی سمعہم وعلی ابصارہم غشاوہ وَلَهُمْ عَذَابٌ أَلِيمٌ، دلوں پہ مہر کی بات سورۃ البقرہ آیت نمبر 7 ہے۔ اور اسی طرح آگے بھی 88 میں بھی ایک آیت آ رہی ہے، اس کو بھی دیکھیں گے وہاں پہنچ کے۔ پھر القلب المشرب بالکفر، سورۃ البقرہ 93، وَأُشْرِبُوا فِي قُلُوبِهِمُ الْعِجْلَ وَأُشْرِبُوا فِي قُلُوبِهِمُ الْعِجْلَ بِكُفْرِهِمْ۔ یہ کیفیت ہے، نوٹ کیجئے گا۔ کبھی کبھی دل کی کیفیت ایسی ہوتی ہے کہ اس میں کوئی بچھڑا بیٹھ جاتا ہے دنیا کی محبت کے بچھڑوں کے نام پہ، اور وہ پھر کیسے ہمارے راستے روکتا ہے ہدایت میں بڑھتے ہوئے، اس کو دیکھیں گے۔ پھر البقرہ 98 میں قلب رسول اللہ صلی اللہ علیہ وسلم کی بات ہے، پیچھے سے جبرائیل کی بات ہو رہی تھی، فرمایا فإنه نزله على قلبك بإذن الله، یعنی یہ جو قرآن اس وقت میری آواز اور آپ کے کان دونوں آپس میں سنکنائز ہو رہے ہیں نا، اصل میں اس کا ریسپٹر قلب محمد تھا صلی اللہ علیہ وسلم، اللہ کے نبی کے دل پر یہ نازل ہوا اور وہاں سے پہنچا. پھر آیت 118 سورۃ البقرہ 118 میں القلب المتشابہ، یہ بھی کیفیت قلب ہے. كذلك قال الذين من قبلهم مثل قولهم تشابهت قلوبهم، یعنی کبھی کبھی لوگوں کے دل ایک دوسرے سے جڑنے لگتے ہیں. تو آئیے سورۃ البقرہ شروع کرتے ہیں ان ساری چیزوں کو پڑھنے کے لیے. اور سورۃ بقرہ ترتیب کے اعتبار سے دوسری نمبر 2 نمبر کی سورہ ہے، نزول کے اعتبار سے یہ مدنی دور کی پہلی سورہ ہے. اس سے پہلے قرآن پاک کا 2/3 حصہ نازل ہو چکا تھا اور قرآن پاک میں ٹوٹل 86 سوراس مکی ہیں اور 28 سوراس مدنی ہیں. مدنی صورتوں میں یہ پہلی صورت ہے. اس کا انداز ہی آپ کو دکھے گا کہ مدینہ کے بالکل ابتدائی ماحول کا تذکرہ ہے. اور سورۃ بقرہ کا پہلے پارے میں جو حصہ ہے وہ آیت نمبر 1 سے 141 تک ہے. اللہ تعالی ہمیں اس کو سمجھنے کی توفیق دے. آئیے ابتدائی آیات کو شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم، الف لام میم، ذلك الكتاب لا ريب فيه هدى للمتقين الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون والذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون أولئك على هدى من ربهم وأولئك هم المفلحون. سورة البقرة مدنی سورة ہے، 286 286 آیات ہیں، طویل ترین سورت ہے. اور اس پارے میں ہدایت کا ذکر کہاں کدھر ہے؟ صرف آپ کے شعور کو بیدار کرنے کے لیے کہ صرف ایک پارے میں، پہلا پارا جس میں آپ 7 آیتیں سورۃ الفاتحہ کی پڑھ چکے، اور آگے آپ دیکھیں گے کہ 141 البقرہ پہ یہ پارا ہے. لیکن ذرا سے اس فلو چارٹ پہ نظر ڈال کر دیکھیے، 12 آیتیں ہدایت سے متعلق ہیں، جس میں سورۃ البقرہ سے پہلے الفاتحہ آیت نمبر 6، پھر سورۃ بقرہ آیت 2، 5، 16، 26، 38، 53، 70، 97، 120، 135 اور 137. ان سب میں کچھ نہ کچھ بات ہدایت کی ہے. میں ایک سوال کروں آپ سے، آپ خود سے کیجیے. آج آپ کو 12 مائلج سٹون دکھیں گے اس بارے میں، جو آپ کو اہدنا الصراط المستقیم کی دعا کو اگلی نماز میں واقعی ہدایت کی طلب کی دعا بنانے میں مدد دیں گے. اور قرآن پاک یہی خوبی ہے، اس کا اصل میں مقصد نزول ہدایت تھا. ہم نہ جانے اس کو کس کس مقصد کے لیے پڑھنے لگے، وہ بھی اچھا ہوتا اگر ساتھ ہی ہدایت ہوتی. تو آئیے دیکھتے ہیں. بسم اللہ الرحمن الرحیم، الف لام میم، حروف مقطعات ہیں. حروف مقطعات کیا ہیں؟ اللہ کو اس کے معنی پتہ ہے، اللہ اعلم بمرادہ. بس اتنا سمجھ لیجئے کہ قرآن کا پہلا لفظ ہی یہ ثابت کر رہا ہے کہ تم اس کو نبی صلی اللہ علیہ وسلم کی حدیث یا آپ کی بات کے بغیر نہیں سمجھ سکتے. ہاں اتنا پتہ چل جاتا ہے حدیث سے کہ اس کے ایک ایک لفظ پہ اجر ہے. مقطعات اس لیے کہتے ہیں کہ الگ الگ پڑھے جاتے ہیں کاٹ کاٹ کے، یعنی اس کا ملم نہیں پڑھ رہے. حالانکہ علم تارا کئی ففال ربو کا یہ اپنی جگہ ایک لفظ اور ایک آیت ہے. تو آپ کو یہ لفظ جہاں اپنے سامنے دیکھ کر کیا محسوس ہونا چاہیے کہ اللہ میں خود سے قرآن نہیں سیکھ سکتی جب تک کہ مجھے تیرے نبی کی بات نہ پتا چلے. आगे चलते हैं आयत नंबर 2 से 5, और यहां भी ये भी नोट कीजिए इस सेट की एक और बहुत बड़ी खूबी जो इंशाल्लाह फ्यूचर में लोगों को कुरान फहमी में बहुत मदद देगी। हम इस सफर में नंबर 1 दोहरा देती हूँ, दिल की बातें करेंगे, हिदायत की बातें करेंगे, तरतीब से आने वाली दुआओं को हम देखेंगे, ऑफ कोर्स तर्जमा और बाकी चीजें तो साथ चलती ही जाएंगी, लेकिन जो खूबी है कि वो आयात जिनका एक ही मौजू है उनके सेट्स के नाम आपको मिलेंगे, जैसे कि हमारे सामने इस वक्त आयत नंबर 2 से 5, इसका टॉपिक लिखिए मुहफजून, बचा लिए गए, हिफाजत से, हिफ्ज का लफ्ज आप जानते हैं। ये कौन से गिरोह की बात है जिनको आग से बचा लिया गया, दुआ कीजिए कि मैं और आप उसी में शामिल हो जाएं। और क्या है ज़ालिकल किताबुला रैब फी हुदल लिल मुत्तकीन। अब आपने मेरे साथ साथ तर्जमे को फॉलो करना है, आपके सामने एक मुसहफ खुला हो, अगर आप वीडियो से देख रहे हैं तो ये स्लाइड काफी है आपको फोकस करने के लिए, इससे अलावा इधर उधर आप कुछ देखेंगे तो भटक जाएंगे। इस वक्त आप अपने आपको एक ड्राइवर समझिए जिसके सामने विंड स्क्रीन खुली है, और आप उससे जरा से इधर से उधर देखेंगे तो वो खुद हादसा हो सकता है। सारी डिस्ट्रेक्शन बंद, हर विंडो क्लोज, इधर उधर क्या है मुझे क्या लगे। दुनिया से जाते जाते आपने मैंने अपने आप को इस चीज के लिए तैयार करना है कि मैं बच जाऊं। और मैं इस वक्त एक छोटी सी बात कह रही हूं खुद से, जिंदगी में क्लोजली किसी को देखा कि जब बिल्कुल आखिरी दिन थे ना जिंदगी के, जवान, मौत, छोटे छोटे बच्चे और बीवी भी, कितना फिक्र होता है मर्दों को। और हमारे माशाल्लाह हमारे देसी कल्चर के जो मर्द हैं, अल्लाह ताला उनके ऊपर अपनी रहमतें करे, जिस तरह वो बीवी बच्चों के लिए घुल जाते हैं और माँ बाप और भाई बहनों को राजी करने के लिए बूढ़े हो जाते हैं, इससे किसी को शक नहीं है। ओवर टाइम भी कर लेते हैं, नाइट ड्यूटीज भी करते हैं, इतनी फिक्र होती है। लेकिन एक ऐसे ही अल्लाह के बंदे, मैंने उनको करीब से देखा, दुनिया से जाते वक्त बिल्कुल बेनियाज हो गए थे। कोई पूछता भी था ना कि बताओ बच्चों का कुछ सोचा है, तो कहते थे मैंने अल्लाह के हवाले कर दिया। इस वक्त ये दौरे कुरान सुनते तो आप अपने आप को अल्लाह के हवाले करें, पहले से हर चीज को तैयार करके बैठिए ताकि बीच में कोई आपको डिस्टर्ब ना करे। और अगर इस वक्त आप कुछ और कर रहे हैं या देख रहे हैं या सुन रहे हैं तो फिर आप समझ लीजिए कि हादसा होगा और अल्लाह आपको मुझे बचाए। क्योंकि हमने कहा एक दिन सिरातल मुस्तकीम, अल्लाह कहते आर यू सीरियस, रियली यू वॉन्ट टू बी गाइडेड, संजीदा हो हिदायत लेने के लिए, तो ज़ालिकल किताबु ला रैब फी, हिदायत मांगी अल्लाह ने किताब खुलवा दी। आइए तर्जमा शुरू करते हैं। तो जैसे अल्लाह ताला की जात शिर्क से पाक है, उसकी किताब भी शिर्क से पाक है, इस वक्त दिल दिमाग आंखें इस किताब के ऊपर, इस किताब के अल्लाह की किताब होने में कोई शक नहीं, परहेजगारों को राह दिखाने वाली है। कौन होते हैं परहेजगार, मुत्तकी कौन, जो लोग ज़ैब पर ईमान लाते हैं और नमाज को कायम रखते हैं और हमारे दिए हुए माल में से खर्च करते हैं, और जो लोग ईमान लाते हैं इस पर जो आपकी तरफ उतारा गया और जो आपसे पहले उतारा गया, और वो आखिरत पर भी यकीन रखते हैं। उलाइका ला खुदम में रब्बिहिम उलाइका हुमुल मुफ्लिहून, यही लोग अपने रब की तरफ से हिदायत पर हैं और यही लोग फलाह और निजात पाने वाले हैं। ये है जी पहला गिरोह हिदायत के एतबार से, ज़ालिकल किताबु ला रैब फी। सूरत बकरा की आयत नंबर 2 आपको क्या बताती है कि अल कुरानुल हकीम क्या है? ये एक दुआ का जवाब है। दुआ मांगी सूरत फातिहा में, इहदिनस सिरातल मुस्तकीम, दुआ के जवाब में किताब खुल गई, ज़ालिकल किताबु ला रैब फी। तो गोया के कुरान पाक सरापा हिदायत किताब है। इसको किताब हिदायत जब तक मुसलमानों ने समझा था वो दुनिया के इमाम थे, वर्ल्ड लीडर्स थे, दुनिया को अमन चैन देने वाले थे। जब से हमने इसको किताब हिदायत से ज्यादा बरकत की किताब, जिन्नोभूतों को भगाने की किताब, तावीज और दारू दवा की किताब, और बेटियों के सर पे शादियों के मौके पे रखने की किताब बना दिया, उम्मत एक भीड़ में बदल गई। सवाल यह है कि इस किताब में मुत्तकीन से कौन लोग मुराद हैं? तो कुरान क्या कहता है, हुदा लिल मुत्तकीन, متقی کون ہوتا ہے؟ لفظ متقی کو سوچ کر آپ کے ذہن میں کیا آتا ہے؟ میں نے یہ سوال بہت سارے لوگوں سے کیا تو عموماً لوگ کیا کہتے ہیں، لمبی سی داڑھی، بڑا سا نقاب اور سو آن. ٹھیک ہے، میں مانتی ہوں، اس میں کوئی شک بھی نہیں ہے، لیکن آج سے آپ اپنے پاس ایک جملہ لکھیے، متقی وہ ہے جس کے اندر ہدایت کی طلب پیدا ہو جاتی ہے، جو خود کو بدلنا چاہتا ہے. یہ پہلا سٹیپ ہوتا ہے ہدایت کی طرف آنے کا. آپ کو بھوک لگ گئی ہے، دیکھیے نا، بھوک مر جائے تو آپ کے سامنے مرغ مسلم بھی کوئی رکھ دے آپ کہتے لے جاؤ مجھے نہیں چاہیے، بلکہ غصہ آتا ہے اس کو، جس کو بھوک نہ اور کوئی کہ کھاؤ، فورس فیڈنگ. ہاں، اسی طرح ہمیں وہ لوگ بڑے برے لگتے ہیں جو ہمیں ہدایت کی طرف بلاتے ہیں، ہر وقت میسج ہی کرتے رہتے ہیں، آ جائیں نا پلیز، اور آپ کیا کہتے ہیں، ان کو اور کوئی کام ہی نہیں، میں کوئی فارغ ہوں، میں اتنا مصروف، میں کوئی فارغ ہوں، میرے پاس تو اتنا کچھ ہے. جب تک یہ کیفیت، اٹس اوکے، نو پرابلم. آج آپ کا اس وقت اس کتاب کو سننا، اس کے لیے یہاں کر بیٹھنا، اس بات کی دلیل بن گیا کہ آپ متقیہ بن گئی. تو میں آپ کے لیے ایک بڑی محبت بھری بات کہنا چاہتی ہوں، کہ آپ کو تقوی کی طرف کا یہ سفر قبول ہو، مبارک ہو. آپ میں اس چیز کو جس طریقے سے محسوس کریں گے، جس طرح سے ہم اس کو لیں گے، اس طرح سے یہ ہمارے لیے ہدایت کی طرف کا سفر ہوگا. تو آج آپ متقی اور متقیہ بن گئی ہیں، یہ پہلا سٹیپ ہے. آپ اپنے بچوں کو بھی اسی طرح سے اس کتاب کے قریب لا سکتے ہیں. اس کے لیے کوئی بہت بڑی بڑی باتوں کی ضرورت نہیں ہوتی، اس کے لیے انسان کو کوئی بہت زیادہ علم حاصل کرنے کی ضرورت نہیں ہوتی. جس دن یہ طلب جاگ جاتی ہے، اس دن بندہ متقی بنتا ہے. پھر اس کے بعد سیکنڈ فیز جب زندگی میں آتا ہے، تو وہ ہوتا ہے کہ وہ پھر گناہوں سے بچنے لگتا ہے، نہیں مجھے یہ نہیں کرنا، یہ اچھی بات نہیں ہے، نہیں میں اپنے مالک کو ناراض نہیں کر سکتی. اور پھر اس کے بعد جب آپ تیسرے درجے کے متقی بنیں گے اور متقیہ بنیں گے، تو پھر آپ آخری سٹیج پہ آئیں گے، اور وہ نہیں کبھی ختم ہوتی. وہ تو میں بھی گواہی دیتی ہوں کہ ایک دفعہ آپ کو اللہ نے تقویٰ کے لیے چن لیا، اور آگے ہم پڑھیں گے انشاءاللہ سورہ حجرات میں اور آگے بھی بہت جگہ، کہ اللہ کچھ دلوں کو چن لیتا ہے ہدایت کے لیے، تو پھر آپ نیکیوں کے مواقعوں کو تھامنے والے بن جاتے ہیں. اور وہ کیا، میں نے یہ نیکی جانے نہیں دینی. اس کے برعکس عام طور پہ لوگ نیکیوں کے معاملے میں کیا سوچتے ہیں، کیپ اٹ، لیو اٹ، ریس گاری. کبھی ہوٹل میں کھانا کھانے والے کو تم میں لے آئیے، جب بل دینے کے بعد وہ بیرا یا جس کو ویٹر کہتے ہیں وہ چینج لے کر آتا ہے نا ساتھ، تو بڑے ہی شان ادا سے آپ بل اور بڑا نوٹ پکڑ کے باقی کہتے ہیں کیپ اٹ، یہ ٹپ ہے تمہاری، لکھے جملہ. تقوی کی غیر موجودگی نیکیوں کے مواقع کو اس طرح ضائع کرنے والا بنتی ہے کہ جن نیکیوں کو پا کر کے ہم اصحاب الیمین سے السابقون الاولون میں جا سکتے تھے، پہلے درجے پہ. دوسرے درجے پہ گناہوں سے بچتے ہوئے بچے، لیکن آراف کے مقام پہ کھڑے تھے، اور کوئی ایک نیکی کی کمی آپ کو جنت میں انٹر نہیں ہونے دے رہی، یہ وہ نیکی بن سکتی تھی، یا پھر جہنم سے نکال کر جنت میں لے جانے والی نیکی بن سکتی تھی. تو آج اپنے لیے عمل کی بات لکھیں، آج سے ہی ابھی میں ہر وہ نیکی جو میں کر سکتی ہوں میں نے اس کو اوکے کرنا. اور میری نظر میں ایک نیکی یہ بھی ہے کہ آپ اس بات کو دوسروں کے ساتھ بھی شیئر کر سکتے ہیں، کہ ایک دفعہ آ جاؤ. یہ پہلا پارا اگر کسی کا مس ہو بھی گیا، تو پیار سے محبت سے ان کو بٹھا کر سنا دیجئے، تاکہ کل اگلے پارے سے وہ آپ کے ساتھ ہوں. اور نیکیوں کے یہ مواقع ہی ہیں جو آپ کو مجھے آگے لے کر جائیں گے. آپ کس درجے کے متقی ہیں، ابن ماجہ کی ایک روایت ہے 3989، اس کی روشنی میں دیکھیے. معاذ بن جبل کہتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس کی آپ قبر مبارک کے پاس بیٹھے تھے اور رو رہے تھے، اور کہنے لگے، مجھے ایک ایسی بات رلا رہی ہے جو میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے سنی. پہلے تو میرا اپنا دل بھر آیا معاذ بن جبل کے آپ کے روزے کے پاس بیٹھ کر رونے کو دیکھ کر اور سن کر. آج ہم پوری خواہش بھی کر کے مکہ اور مدینہ پہنچ جاتے ہیں نا، لیکن ہمیں روزے کی جالیوں سے دور کر دیا جاتا ہے. صحابہ کے دور میں ایسا نہیں تھا، وہ براہ راست اللہ کے نبی کی اس آرام گاہ تک پہنچ جاتے تھے. اور بات کیا سنی، فرمایا کہ معمولی ریاکاری بھی شرک ہے. اللہ تعالیٰ ان نیک گم نام متقی لوگوں کو محبوب رکھتا ہے، جو اگر غائب ہو جائیں تو انہیں کوئی تلاش ہی نہیں کرتا. یعنی لوگوں کی نظروں میں وہ کوئی فیمس لوگ نہیں، کوئی مشہور نہیں ہے. अगर वो हाजिर हो जाएं तो लोग इन्हें खाने के लिए नहीं बुलाते और ना इन्हें पहचानते हैं। इनके दिल हिदायत के चिराग हैं। ऐसे लोग हर गर्द आलूद तारीख फितने से निकल जाएंगे। जरा सी इस हदीस को अपनी आंखों में बसाइए। हमारी नजर में मुत्तकी वो जिसका नाम नेट पे आम हो, जिसके मिलियन सब्सक्राइबर्स हों, जिसके फैन बहुत हों और जो अक्सर कवरेज में हो खबरों की। देखिए, अगर उस शख्स की जात के लिए यह है तो गलत है, और अगर उस बात के लिए जो उससे सुनते हैं कि दूसरों तक पहुंच जाए, तो ये इबादत और फर्ज ऐन है कि अच्छी बात सुनने हैं तो दूसरों को भी शेयर कर दीजिए, और उसके बाद अगर जात है तो दूसरी बात है। लेकिन ऐसे बहुत सारे लोग आपको दिखेंगे दुनिया में कि जिनको अल्लाह सुबहाना ताला ने कैसे कहा कि वो लोग जिनको इस वक्त भी अपने ऊपर लेकर सोचिए तो आपको यकीन आएगा, हम कुछ लोगों को जरा भी अहमियत नहीं देते। हमारे लिए कोई अहम लोग नहीं होते, बल्कि कहते छोड़ो और जुबान जरा तेज हो ना तो कुछ लफ्ज भी बोलते हैं, मौलवी और मुल्ला और न जाने क्या कुछ, और इसी तरह की बातें कर करा के हम अपने आप को गुनाहगार और उनको मजीद नेक बनाने का मौका देते हैं। तो अपनी जिंदगी में एक बात कोई शायद से समझ लीजिए, और वो क्या, इस हदीस से समझिएगा कि अपने अंदर तकवे के साथ साथ आपने ये ख्वाहिश भी लानी है कि मुझे शोहरत का कोई शौक नहीं, शैतान से ज्यादा मशहूर कौन होगा। फिर इसके बाद देखिए कि सूरत बकरा की आयत 2-5 में हमने उलाइका हुमुल मुफ्लिहून देखा। हिदायत कबूल करने वाले लोगों की क्या खूबियां हैं, आपके सामने फ्लो चार्ट है। नंबर 1 तकवा, फिर गैब पर ईमान, फिर नमाजों का क्याम, इन्फाक फी सबीलिल्लाह, तमाम इल्हामी किताबों पर ईमान और आखिरत पर पुख्ता यकीन। तो आप चाहते हैं फलाह पाना? जी मैं चाहती हूँ। तो बस चेकलिस्ट में डाल लीजिए इन चीजों को, कोई बात नहीं। आज अगर सिर्फ फर्ज पढ़ने पे भी अपने दिल को माइल कर लेंगे ना तो इस ओके, एक दिन आप तहज्जुद भी पढ़ेंगे, क्यों घबराती हैं आप? आज अगर आप सिर्फ स्लीव लेस की बजाय सिर्फ हाफ स्लीव क्या एक हल्की सी जाली भी लगाने के लिए तैयार है ना, गो अहेड, दिस इज फॉर यू। आप मुत्तकियां बन गई हैं, और इसी तरह अपने हाल हुलिये से लेकर अपनी इबादत को आगे बढ़ते बढ़ाते आपने मैंने फलाह पानी है। और मुफलिह कौन होता है? जिसको दुनिया की भी कामयाबी मिले और आखरत की। फलाह को किसान को अरबी में, यानी जो किसान है उसको फलाह कहते हैं, चीरता है, फाड़ता है, मेहनत करता है। इसी तरह एक मुत्तकी भी मुफलिह बन जाता है, और वो इसी तरह सारी जिंदगी रब की रजा को पाने के लिए दो महाजों पर, दो मैदानों में काम करता है, एक अपनी जात उसकी इसलाह, अपनी जाती इबादत की इसलाह, और दूसरी तरफ वो इज्तमाई तौर पे लोगों के लिए एक हिदायत का जरिया बनता है। दुआ करती हूँ कि अल्लाह मुझे भी और सब सुनने वालों को मुत्तकी बना दे, और फिर उस मुत्तकी का आखिरी मंजर, आखिरी मामला जो उसका एंड प्रोडक्ट है, अल मुफ्लिहून में शामिल फरमा दे। अपने लिए दुआ कीजिए। 3 सेकेंड बीच बीच में आपको दुआओं के दिया करूंगी, क्योंकि कुरान पढ़ने के दौरान दुआएं कबूल होती हैं। ऐ अल्लाह मुझे तकवा की दौलत से मालोमाल करते हैं। आगे चलते हैं, आयत नंबर 6-7, एक ही टॉपिक है। टॉपिक लिखिए अहलन नारी इलल अबद, हमेशा आग में रहने वाले। और यहां मैं आपको अभी से दावत दूंगी और एक रिक्वेस्ट भी करूंगी, जहां कुफर से मुतल्लिक आयते हैं तो अबू जहल और अबू लहब जैसे लोगों को समझ लीजिएगा, जहन में उनको लाइएगा, दैट्स इट। हमारे लिए वही काफी है, क्योंकि मेरा आपका नाम और काम नहीं कि किसी को काफिर डिक्लेयर करें। वही का सिलसिला बंद हो गया। मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में जिनको नाम लेके काफिर कह दिया गया वो काफी था, और आज आपकी अहदीस और कुरान का एक एक टेक्स्ट गवाह है कि कौन काफिर है कौन नहीं है। ये अल्लाह और उसके रसूल का काम है, जिसमें वो खूबी है खामी है वो उसी पे फिट होती है। आपकी मेरी जुबान से किसी के लिए कोई ऐसा लफ्ज नहीं आना चाहिए, वो दौरे हाजिर की कोई शख्सियत हो या माजी का कोई शख्स हो। और इसी तरह इससे अगली आयतों के लिए अभी से बता दूं कि जहां निफाक की बात आएगी तो आपने अब्दुल्ला बिन उबई और उसके हम ख्याल लोगों को जहन में लाना है। अपनी दोस्तों और ससुराली रिश्तों को नहीं लाना। ये सारी बात क्यों कही? इसलिए कि आज हमारा एक ड्रॉबैक है। क्या हम ऐसी आयतें पढ़कर उसको आज के दौर पे खुद ही फिट करते रहते हैं, हालांकि हमें से ना किसी के पास वही आती है, ना कोई नबूवत का दावा है। तो अहले नारी लल अबद वो लोग हैं कि जिन तक पैगाम पहुंच चुका, हुज्जत तमाम हो गई, लेकिन उन्होंने अपने लिए फैसला क्या कर लिया था कि हम इसी में रहेंगे। ऐसे ही लोग हैं कि जो अपने आप को अल्लाह ताला की नाफरमानियों में लेकर चलते हैं। आइए हम ऐसे लोगों के बारे में जानें और अपने अमल की इस्लाह करें। जितना ज्यादा आपका मेरा शरह सदर बढ़ता जाएगा, हम जितना ज्यादा इन सारी चीजों को पढ़ने और सुनने के दौरान अपने बारे में फिक्रमंद होंगे, उतनी इंशाल्लाह अल्लाह की रहमत आएगी। बहुत सारी चीजें ऐसी होती हैं जिंदगी में जो अल्लाह सिखाता है। यहाँ थोड़ा सा आपको तारुफ भी दे दूं, चूंकि बात की है ना, यहां से बाकायदा हिदायत के एतवार के ग्रोह शुरू हो चुके हैं, आगे जाके समअप कराऊंगी। आप कह सकते हैं कि पहली पांच आयात में हमने हिदायत के एतबार से बेहतरीन गिरोह को जान लिया, जिनको मुत्तकी कहते हैं, जिनके अंदर एक खास खूबी होती है कि वो अपने आप को बदलना चाहते हैं, और जब वो अपने आप को बदलने की कोशिश करते हैं तो फिर कदम कदम एक छोटे से बच्चे की तरह लुढ़कते पुढ़कते उस रास्ते पे चल पड़ते हैं, और फिर उसके बाद अगला सफर क्या होता है कि वो अपनी अपनी हालत की इस्लाह करने की कोशिशों में अपने आप को बेहतर करते हुए गुनाहों को पहचानने लगते हैं, फिर उनको गुनाह और नेकी का फर्क समझ आने लग जाता है, तो गुनाह तो छोड़ देते हैं और कोशिशों में कुछ रो भी जाएं तो माफियां मांग लेते हैं, तौबा तौबा के अश्कों से अपने दिलों को धोने लग जाते हैं, और उसके बाद फिर क्या होता है कि वो नेक्स्ट स्टेप पे फिर नेकियों के बहुत सारे मौके को भी अपनी जिंदगी में जगह देने लगते हैं, और जब नेकियों का मौका उनकी जिंदगी में आता है तो उसको एक्स्ट्रा चीज समझकर छोड़ नहीं देते। वो कहते हैं कि ये मेरी नेकी है, इसको मैं ही करूंगी, और जब ये कैफियत आ जाती है तो फिर बंदे के नाम वहां लिखे जाने लगते हैं। फिर वहां जाकर नहीं पता चलेगा कि कौन जन्नती और कौन नईम में गया और कौन जन्नतुल फिरदौस में गया। वहां जाने से पहले दुनिया में समझ आने लगता है कि मेरा रास्ता ठीक हो गया, क्योंकि हिदायत के एतबार से ये चीजें हमें समझ आती हैं। उसके बाद अब जो आयत हम पढ़ने लगे हैं, आयत 6 से 7, ये वो लोग हैं जिन तक पैगाम पहुंचा और उन्होंने इनकार किया। लफ्ज काफिर को समझ लीजिए, जिस तक पैगाम पहुंचा, अबू लहब तक पहुंचा था, अबू जहल तक पहुंचा था, फिर भी ना माने, ऐसे लोग हैं जिनको अहलन नार इलल अबद कहा जाता है। और इसके बाद फिर आप देखते जाते हैं कि ये वो लोग हैं कि जिनके लिए दुनिया में ही अल्लाह सुबहाना ताला ने ये बात कह दी थी कि ऐसे लोगों को अल्लाह ताला जहन्नुम में डालेगा। और इसके बाद फिर जब हम आगे चलेंगे तो वो तीसरा दर्जा होगा जिसमें आप देखेंगे कि वो लोग जो जुबान से तो कलमा पढ़ते थे किसी मजबूरी की वजह से, नंबर एक, किसी फायदे के हसूल की वजह से, नंबर दो, किसी मुश्किल से बचने के लिए। आज के दौर में इसकी मिसाल है कि एक गैर मुस्लिम लड़का एक लड़की से शादी करने के लिए कलमा पढ़ ले, क्योंकि लड़की का बाप नहीं मानता, लड़की को तो परवाह नहीं है पर बाप नहीं मानता। तो जब दिल में इस्लाम की मोहब्बत ना हो और जुबान से इस्लाम का नाम लेना पड़ जाए तो वो कैफियत होती है जिसमें अमली निफाक आ जाता है, और फिर इंसान उसके साथ अपने आप को इस तरह से इन्वॉल्व करता है कि फिर वो कहता है चलो कलमा तो पढ़ूं, मुझे कौन से इसके तकाजे निभाने हैं। अबू जहल का एक कॉल याद आ जाता है, हमेशा ही ऐसे मौके पर कहता था कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, मैं जानता हूं कि तेरा दीन सच्चा है, लेकिन फिर मैं मुसलमान क्यों नहीं होता? सवाल कोई पूछ ले, तो क्यों नहीं इस्लाम कबूल करता? तो कहता था कि इसलिए कि मुझे ये पता है कि अगर मैं मुसलमान हो गया तो मुझ पे कुछ पाबंदियां लग जाएंगी, मुझे कुछ छोड़ना पड़ेगा और कुछ अपनाना पड़ेगा, और अभी मैं इसके लिए तैयार नहीं हूं। जरा सा इस आयत को पढ़ने से पहले सोचिए, अबू जहल जैसा शख्स भी हक को पहचान गया था, हकीकत को मान गया था, नबी सल्लल्लाहु अलैहि वसल्लम की रिसालत पे उसका यह दिल मान गया था लेकिन जुबान नहीं मानी, तो अहलन नार इलल अबद में शामिल हो गया। आज अगर आप और मैं कलमा एक बार नहीं एक लाख बार भी पढ़ लेते हैं لیکن اگر اس کے تقاضے ہم سے پورے نہیں ہوتے یا ہم پورے کرنا نہیں چاہتے تو یہ لمحہ فکریہ ہے۔ آئیے اب ان آیتوں کا ترجمہ دیکھتے ہیں اور اس کی روشنی میں دعا کریں گے کہ اللہ آج کے دور میں یعنی 2021 اور اس سے آن ورڈ کے دور کے لوگ جن تک کبھی ہدایت کا پیغام نہیں پہنچا ان کو ہمارے ذریعے سے ہدایت دے۔ اپنے لیے دعا کیجیے، اے اللہ مجھے اپنی اور دوسروں کی ہدایت کا ذریعہ بنا لے، اور یہاں دعا آگی دماغ میں آپ کے بچوں کے لیے جو آپ مانگتے ہیں، وجعلنا للمتقین اماما۔ رائٹس ٹیلر کے نام پہ رمضان میں ہمارا بچوں کا سیشن بھی آن گوئنگ ہے جس میں آپ کو بچوں کو ورلڈ لیڈر بنانے کے نسخے ملتے ہیں، کیونکہ آپ کا میرا کام اس وقت کسی کے اوپر فتوے دینا نہیں ہے بلکہ ان کو ہدایت کی دعوت دینا، اور یہی مقصد ہے امت مسلمہ کے دنیا میں بھیجے جانے کا۔ اور ساتھ ہی ساتھ اس چیز کی دعا بھی کر لیتے ہیں، اور وہ کیا کہ اے میرے مالک تو نے مجھے جو نعمت آرام سے دے دی، بلال رضی اللہ عنہ کی طرح کوئلوں پہ نہیں گھسیٹا گیا، پتھروں پہ نہیں گھسیٹا گیا، چربی پگھل پگھل کر کوئلے ہی نہیں بجھائے گئے، تو آج مجھے بھی اس اسلام کی اور اس ایمان کی قدر کی توفیق عطا فرما۔ ایک ایک لفظ اپنے لیے لیتے ہوئے سنیے، آئیے دیکھتے ہیں۔ ان الذین کفروا سواء علیہم اانذرتہم ام لم تنذرہم لا یؤمنون۔ کافروں کو آپ کا ڈرانا یا نہ ڈرانا برابر ہے، یہ لوگ ایمان نہ لائیں گے۔ اللہ تعالیٰ نے ان کے دلوں پر اور ان کے کانوں پر مہر لگا دی ہے، اور ان کی کانوں پر اور ان کی آنکھوں پر پردہ ہے، اور ان کے لیے بڑا عذاب ہے۔ ہیں دو آیتیں، لیکن دیکھا جائے تو ان دو آیتوں میں انسانوں کے اس گروہ کی بات ہے کہ جن کو آپ القلب المختوم میں شامل کر سکتے ہیں، مہر لگے ہوئے دل۔ ختم اللہ کے لفظ کو دیکھیے، یہ دل کی ایک کیفیت ہوتی ہے، جب اللہ تعالیٰ کسی کے اوپر مہر لگاتا ہے تو پھر ایسا ہو جاتا ہے، اور ایسے لوگ پھر کیا ہوتے ہیں، کیسے ہو جاتے ہیں، دیکھیے گا اس آیت کی روشنی میں۔ کل قلب المختوم، کون سے دلوں کی بات ہے؟ جن کے دلوں پر مہر لگتی ہے۔ مہر لگنے کا عمل کیا ہے، اس کو ذرا سا اپنے تصور کی آنکھ سے دیکھیے گا۔ آپ نے پرانے زمانے میں کبھی بوتل پی تھی، جس کو بوتل پینا کہتے تھے، آج اس کو ڈرنک اور سافٹ ڈرنک کا نام دیتے ہیں نا۔ بوتل کے اوپر ایک ڈھکن ہوتا تھا جو کبھی دانت سے بھی نہیں کھلتا تھا، بس اس کو ذہن میں لیا، ڈاٹ بولے پنجابی میں، پتہ نہیں ڈاٹ کہیں گے یا اردو میں کہیں گے یا کچھ اور بھی اس سے مختلف نام ہوگا، انگلش میں اس کو سیل کہتے ہیں۔ باہر کی دنیا میں کوئی چیز خریدتے ہیں تو کہتے ہیں سیل ٹوٹی ہو تو پھر آپ نے نہیں خریدنے، بس اس کو ذہن میں لیا ہے۔ جب ڈاٹ یا سیل لگ جاتی ہے تو اس کا کیا نتیجہ نکلتا ہے؟ اندر کی چیز باہر اور باہر کی چیز اندر نہیں آ سکتی۔ اکثر چیزوں پہ لکھا ہوتا ہے کہ اگر سیل از بروکن، اف سیل از بروکن دین ڈونٹ بائے۔ القلب المختوم، مہر زدہ دل کون سا دل ہوتا ہے؟ جس کے اندر حق نہیں جاتا اور جس کے اندر سے باطل باہر نہیں آتا۔ جب دل پہ مہر لگتی ہے تو اس سے کیا ہوتا ہے؟ چار چیزیں آپ کے سامنے ہیں، دیکھ لیجئے گا۔ نمبر ایک، ایسے دل پر شیطان کا غلبہ ہو جاتا، قبضہ کر لیتا شیطان، پھر ایسا بندہ شیطان کی ماتحتی میں آ جاتا ہے، یعنی شیطان جو چاہے پھر اس سے کروائے، پھر اس کی آنکھوں پہ پردہ پڑ جاتا ہے اور کان پھر اس کے حق نہیں سنتے۔ خوف آ رہا ہے؟ میرے ذہن میں اندھا گونگا بہرا شخص آتا ہے، آگے آپ پڑھیں گے سمن بک منوم جن فم لا یرجیون، اگر وہ نفاق کی بات ہے نا تو کافر کا حال تو اس سے بھی برا ہے۔ قرآن پاک میں تقریباً مختلف جگہوں پہ القلب المختوم کا ذکر ہے، مختلف صورتوں میں، مختلف صورت کیسے؟ البقرہ 7 جو اس وقت ہمارے سامنے ہے، الانعام 25، الاعراف 100، 101 اعراف، 87 توبہ، 93 توبہ، یونس 74، سورۃ نحل 108، روم 59، المومن 35، الشورا 24، الجاسیہ 23، سورت محمد 16، اور سورۃ المنافقون کی آیت 3 میں. اب یہ کون ہے کیا ہے؟ ابھی اس آیت کی روشنی میں دیکھ لیجئے تو قلب المختوم کون ہے؟ اللہ کب مہر لگاتا ہے؟ جب حجت تمام ہو جاتی ہے، جیسے کہ ابو جاہل پہ ہو گئی، ابو لہب پہ ہو گئی، اور پھر بھی وہ نہ مانے. باقی باتیں اگلی آیتوں میں جہاں یہ آئیں گی وہاں کریں گے. آگے چلتے ہیں آیت 8 سے 16. ٹاپک لکھئے فی قلوبہم مردن. یہاں سے ہدایت کے اعتبار سے تیسری قسم کے لوگوں کا تذکرہ، جن کے دل مریض ہیں. یہ دو رخے لوگ ہیں، فائدوں کے حریص ہیں. یہاں اللہ تعالیٰ نے لفظ منافق استعمال نہیں کیا، جبکہ آگے جا کر 28 پارے میں پوری سورت المنافقون کے نام پہ رکھ دی، اور جو نام پڑھ رہے ہیں ان ناموں پہ سورتیں بھی ہیں. آئیے دیکھتے ہیں کہ یہ کون لوگ ہیں. ترجمہ دیکھیں گے آیت نمبر 8 سے. اللہ سبحانہ تعالیٰ فرماتے ہیں وَمِنَ النَّاسِ مَنْ يَقُولُ آمَنَّا بِاللَّهِ وَبِالْيَوْمِ الْآخِرِ وَمَا هُمْ بِمُؤْمِنِينَ. انداز تو اتنا پیارا ہے کہ اس پہ آدھا گھنٹہ بات کر دوں، لیکن ادھر اس کی ضرورت نہیں ہے. لیکن اللہ نے ایسے لوگوں کا تعارف بھی کس رنگ سے کروا دیا. فرمائے بعض لوگ کہتے ہیں کہ ہم اللہ پر اور قیامت کے دن پر ایمان رکھتے ہیں، لیکن در حقیقت وہ ایمان والے نہیں. وہ اللہ تعالیٰ اور ایمان والوں کو دھوکہ دیتے ہیں، لیکن دراصل وہ خود اپنے آپ کو دھوکہ دے رہے ہیں، مگر سمجھتے نہیں. ان کے دلوں میں بیماری تھی اور اللہ نے انہیں بیماری میں مزید بڑھا دیا ان کے جھوٹ کی وجہ سے، اور ان کے لیے دردناک عذاب ہے. نوٹ کیجئے گا، القلب المریض کی بات ہو گئی آیت 10 کے اندر. بیمار دل والا ہوتا ہے منافق، ہارٹ پیشنٹ ہے وہ بندہ جو اللہ اور اس کے رسول کی بات کو سنے اور نہ مانے. اور پھر جب دل بیمار ہوتا ہے تو اس کی کیا علامتیں ہیں؟ دیکھ لیجئے، آپ کے سامنے چار علامتیں لکھ دی. آپ دنیا میں کسی کو ہارٹ پیشنٹ کیسے سمجھتے ہیں؟ سانس پھولتا ہے، اور کبھی کبھی ایسے لگتا ہے دھڑکن تیز ہو گئی، انجائنا کا پین ہوتا ہے. اسی طرح یاد رکھیے، ہدایت کے اعتبار سے جب دل بیمار ہوتا ہے نا، تو سب سے پہلے دنیا کی محبت آتی ہے، نفس کی غلامی آ جاتی ہے، پھر مال کی محبت آنے لگتی ہے، اور ایسا بندہ خود پسند ہو جاتا ہے. کسی کو نہیں، اس وقت اپنے آپ کو سوچ لیجئے کہیں میرے اندر ان چاروں میں سے کوئی ایک چیز نہیں. اور بڑی امید ہے کہ آپ کو چاروں ہی نشانیاں اپنے اندر دکھیں. ڈونٹ وری، آپ ابھی تقوی کے پہلے درجے پہ ہے، اور وہ کیا ہے کہ آج ہی تو ہدایت کی طلب جاگی ہے. اس لیے آگے جا کر تو آپ نے اتنا پیارا ہو جانا ہے کہ آپ کو آج اس کا اندازہ ہی نہیں. جیسے وہ تیار کرنے سے پہلے اور تیار ہونے کے بعد کی دلہن کو ذہن میں لے آئے. تقوی بندی کو سجاتا ہے، پھر اندر خوبصورتی آتی ہے تو باہر بھی آنے لگتی ہے. ایسے لوگوں کا کیا معاملہ ہے؟ اللہ تعالیٰ فرماتے ہیں ان کے ساتھ مزید کیا بات ہوتی ہے. وَإِذَا قِيلَ لَهُمْ، اور جب ان سے کہا جاتا ہے کہ زمین میں فساد نہ کرو، تو جواب دیتے ہیں کہ ہم تو صرف اصلاح کرنے والے ہیں. خبردار ہو، یقیناً یہی لوگ فساد کرنے والے ہیں، لیکن شعور یعنی سمجھ نہیں رکھتے. اور کیا ہوتا ہے؟ اور جب ان سے کہا جاتا ہے کہ اور لوگوں یعنی صحابہ کرام کی طرح تم بھی ایمان لاؤ، تو جواب دیتے ہیں کہ کیا ہم ایسا ایمان لائیں جیسا بے وقوف لائے ہیں. نوٹ کیجئے گا، ایسا شخص سچے مومنوں کو بے وقوف کہتا ہے. ان کی نظر میں نعوذ باللہ ابو بکر اور عمر نہ سمجھتے کہ ایک کال پہ پورے گھر کا سامان لیا ہے. کوئی بات نہیں، اللہ تعالیٰ فرماتے خبردار ہو جاؤ، یقیناً یہی بے وقوف ہیں لیکن جانتے نہیں. اور جب ایمان والوں سے ملتے ہیں تو کہتے ہیں ہم بھی ایمان والے ہیں. دیکھیں، جیسا دیس ویسا بھیس، جیسی محفل میں آتے ہیں ویسے ہی نام رکھتے ہیں اپنے. اور جب اپنے بڑوں کے پاس جاتے ہیں تو کہتے ہیں ہم تمہارے ساتھ ہیں. اچھا، ادھر کیا کر رہے تھے؟ وہ تو صرف ان سے مذاق کرتے ہیں. دو روحی باتیں ہیں ایسے لوگوں کی. اللہ یستہزی بہم، اللہ بھی ان سے مذاق کرتا ہے اور انہیں ان کی سرکشی اور بہکاوے میں بڑھا دیتا ہے. یہی وہ لوگ ہیں جنہوں نے گمراہی کو ہدایت کے بدلے میں خرید لیا، بس نہ تو ان کی تجارت نے ان کو فائدہ پہنچایا اور نہ یہ ہدایت والے ہوئے ہیں. یہ ہے جی ایک گروہ جن کو آیت 16 میں کہا گیا اولئک الذین اشتروا الضلالۃ بالہدیٰ. ہدایت کے بدلے گمراہی کو ترجیح دینے والے۔ ایک سودے کا تصور ذہن میں آتا ہے۔ مارکیٹ میں سسٹر شاپنگ کے لیے جاتی ہیں۔ دو طرح کی خواتین ہوتی ہیں عموماً۔ ایک وہ ہیں کہ تھوڑے پیسوں میں زیادہ اچھی چیز لے کر آتی ہیں، یہ ہوگی کوئی 40-50 سال کی بڑی سمجھدار خاتون۔ اس کے برعکس عموماً جوانی کی ابتدائی منزلوں پہ قدم رکھنے والی بچی۔ اور ایک بچہ کیا لاتا ہے، یعنی آپ کسی کو $100 دے دیں تو بچہ تو شاید اس کے چاکلیٹ ہی لے آئے، جوان بچی کپڑے لے آئے گی، اور ایک سمجھدار عورت یا مرد پورے ہفتے کا راشن لے آئے گا۔ یہ سودا جس کو سمجھ آ گیا اس کو یہ بھی سمجھ آئے گا کہ زندگی میں بہت سارے ایسے مواقع ہوتے ہیں کہ انسان ہدایت کو گمراہیوں کے بدلوں میں خریدتا ہے۔ مثلا نیند کو خرید لیا فجر کی بجائے۔ ہم سے کہاں پیار تم کو، ہاں نیند تم کو پیاری ہے، یعنی کس قدر مشکل ہے تم پہ صبح کا جاگنا۔ اسی طرح نیکی کے موقع کو پیچھے ڈال کر گناہ کی طرف یا چل پڑنا یا کم نیکی کی طرف چل پڑنا، یہ ہے وہ چیز۔ ایسے لوگوں کی کیا بات ہے، اس کے لیے اگلی آیتیں پڑھنی پڑیں گی۔ آیت 17 سے 18، ٹاپک لکھے لا یبصرون، اعتقادی نفاق۔ اور یہ ہے وہ نفاق جو میں نے پیچھے مثال دی آپ کو کہ ایک لڑکا صرف شادی کے لیے کسی لڑکی سے مسلمان ہو جائے، اور عبداللہ بن ابی کا نفاق ایسا ہی تھا۔ نبی صلی اللہ علیہ وسلم سے دل میں حسد رکھتا تھا، لیکن صرف اس لیے مسلمان ہوا کہ باہر رہ کر کیسے نقصان دوں گا، گھر کا بھیدی لنکا ڈھائے۔ کچھ لوگ صرف اس لیے آپ کے ساتھ اندر رہتے ہیں تاکہ وہ آپ کو نقصان دے سکے۔ تو نفاق کی مثال کچھ ایسی ہے۔ اللہ تعالیٰ فرماتے ہیں مثلہم، ایسے لوگوں کی مثال کیا ہے، مثلہم کمثل الذی استوقد نارن، ان کی مثال اس شخص کی سی ہے جس نے آگ جلائی، پس آس پاس کی چیزیں روشنی میں آئی ہی تھی کہ اللہ ان کے نور کو لے گیا اور ان کو اندھیروں میں چھوڑ دیا، جو نہیں دیکھتے، بہرے گونگے اندھے ہیں، پس وہ ہدایت کی طرف نہیں لوٹتے۔ اللہ نے فیصلہ دے دیا، یہ نہیں لوٹیں گے۔ تو یہ ہے وہ موت اعتقاد کا نفاق، کیسے شخص کو سب کچھ دکھے گا لیکن اسلام نصیب نہیں ہوگا، اور گونگا بہرا بن کر جب انسان ہدایت کی بات کا مذاق اڑانے لگ جائے تب ایسا ہوتا ہے۔ اپنے لیے عمل کی بات لکھ لیں، مانو نہ مانو یہ میری مرضی ہے، لیکن دین کا مذاق نہیں میں نے کبھی اڑانا۔ پھر کیا ہوتا ہے، آیت 19 سے 20 دیکھیے، ٹاپک ہے لا یبصرون، عملی نفاق۔ پچھلی جو مثال ہے یہ تو عبد العباد ہے، یہ تو ان میں اور کفار میں کوئی فرق نہیں ہے، اور ایسے لوگ آج کے دور میں مسلمانوں میں تھوڑے ہیں الحمدللہ۔ آج کا مسلمان دل سے اسلام کو پسند کرتا ہے، اللہ رسول کو مانتا ہے۔ آپ اس کو بول دیں کہ بچہ پیدا ہو گیا اور اس کو جا کر کسی مندر میں لے کر کھڑا کر دو اور کچھ اور کر دو، نہیں کرے گا، اور فلاں مر گیا جاؤ اس کو آگ لگا دو، کبھی نہیں مانے گا۔ اور اللہ رسول کا تو نام سن کے آنکھوں میں آنسو آتے ہیں، کیونکہ ہمارے خون میں یہ محبت۔ لیکن کمی کدھر ہے، یہ اگلی آیتیں آپ کو بتا رہی ہیں، عملی نفاق ہے۔ لا الہ الا اللہ ولا الہ الا اللہ، یعنی دل میں اللہ رسول سے پیار ہے لیکن جب عمل کا وقت آتا ہے تو پھر کیا کیفیت ہو جاتی ہے۔ اللہ سبحانہ تعالیٰ اس کے بارے میں ہمیں فرماتے ہیں آیت نمبر 19 میں، او کسیب من السماء فیہ ظلمات ورعد وبرق، یا آسمانی برسات کی طرح جس میں اندھیریاں اور گرج اور بجلی ہو، موت کے ڈر سے کڑاکے کی وجہ سے اپنی انگلیاں اپنے کانوں میں ڈال لیتے ہیں، اور اللہ کفار کو گھیرنے والا ہے، قریب ہے کہ بجلی ان کی آنکھیں اچک لے جب ان کے لیے روشنی کرتی ہے تو اس میں چلتے پھرتے ہیں، اور جب ان پر اندھیرا کرتی ہے تو کھڑے ہو جاتے ہیں، اور اگر اللہ چاہے تو ان کے کانوں اور آنکھوں کو بیکار کر دے، یقیناً اللہ تعالیٰ ہر چیز پر قدرت رکھنے والا ہے۔ پہلے تو دعا کیجیے اللہ میں ایسے لوگوں میں شامل نہ فرمائے کہ اپنی مرضی کی باتوں کو لینے والے اور چھوڑنے والے۔ اس سے ایک حدیث لیجیے، سلسلہ صحیحہ آج کے دور میں سب سے آتھینٹک نریشن ہے حدیث کی۔ اور نئے ساتھیوں کے لیے بتا دوں کہ ہم نور القرآن کے پلیٹ فارم سے الحمدللہ اللہ کے قرآن اور نبی صلی اللہ علیہ وسلم کی صحیح روایات کے سوا کوئی بات نہیں کرتے، پھر بھی کوئی کمی بیشی ہو جائے کبھی تو فوراً اس پہ رجوع کرنے کو تیار ہوتے ہیں۔ ہمارا تعلق کسی گروہ، کسی مسلک، کسی جماعت سے نہیں ہے۔ یہ تو سیدھی سیدھی دعوت ہے اللہ کے بندوں کو اس کا کلام دینے کی۔ نہ ہمارا سیاست سے کوئی تعلق، نہ ہمارا کوئی گروہی نام۔ خوا سماکم المسلمین پہ یہ نام چلتا ہے، اور اللہ تعالیٰ مرتے دم تک ہم سب کو اسی بات پہ رکھے۔ تو یہاں جو حدیث دی جاتی ہے وہ پوری کوشش کے ساتھ، تخریج کے ساتھ صحیح روایت دی جاتی ہے جس میں سے یہ حدیث ہے۔ اپنے لیے سوچئے گا اس کو سنتے وقت، اور پھر اس کے بعد آگے بڑھیں گے۔ حضرت علی بن ابی طالب رضی اللہ عنہ سے روایت ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، چاند کے سامنے آ کر چاند کی روشنی کو ختم یا مدھم کر دینے والی بدلی کی طرح، یعنی کلاؤڈ، ہر دل پر گناہوں کی بدلی چھا جاتی ہے۔ سوچئے ذرا، شاید اس وقت میرے دل پر گناہوں کی بدلی چھائی ہوئی ہے، تو کیا ہوا؟ ہٹ جائے گی تو پیچھے سے چمک جاؤں گی۔ تو بالکل نہ گھبرائیے اس قرآن کی طرف آتے ہوئے۔ آپ کے ان لرستے قدموں اور آپ کے کانپتے ہاتھوں سے قرآن کے صفحے پلٹتا دے کر آپ کو آپ پہ بڑا پیار آ رہا ہے۔ اللہ کو سب سے زیادہ پیار ہی اس پہ آتا ہے جو اپنے آپ کو بدلنے کی نیت رکھ کر قرآن کو سن رہا ہوتا ہے۔ اور جب بہت پڑھ لیں نا، تو کبھی کبھی ہم دوسروں کو سنانے کے لیے پڑھتے ہیں کہ ذرا میں بتاؤں کہ دیکھو یہ آپ کا ذکر تھا فلاں فلاں بات۔ اللہ نہ کرے ایسا ہو۔ تو اگر آپ کے دل پر بھی گناہوں کی کوئی بدلی ہے تو انشاءاللہ قرآن کا پانی اس کو ہٹا دے گا۔ پھر کیا ہوتا ہے؟ فرمایا، تم دیکھتے ہو کہ چاند چمک رہا ہوتا ہے، اچانک کس کے سامنے بدلی آ جاتی ہے، وہ تاریک اور وہ تاریک ہو جاتا ہے۔ جب بدلی سامنے سے ہٹ جاتی ہے تو وہ روشن ہو جاتا ہے۔ یہی معاملہ دل کا ہے۔ تو پھر آپ اور میں یہاں کیا کرنے بیٹھے ہیں؟ اپنے دلوں سے گناہوں کی ان بدلیوں کو ہٹانے کے لیے بیٹھے ہیں۔ یہاں پر ہدایت کے اعتبار سے دوسرا گروہ، بلکہ یہاں تک ہدایت کا تیسرا گروہ پورا ہوا۔ پہلے کو متقی، دوسرے کو کفر کے ساتھ تشبیہ دی گئی، اور اس کو نفاق کے ساتھ۔ آگے دیکھیں گے تو آیت 21 سے 29، یا ایھا الناس اعبدوا ربکم، ٹاپک لکھئے رب کا پہلا پیغام انسانیت کے نام۔ بڑی دلچسپ چیز ہے، آہستہ آہستہ آپ کو قرآن کی گلیاں، قرآن کے راستے اور اس کی ہر چھوٹی بڑی چیز کا پتہ چلے گا، کیونکہ نیویگیٹر آپ کے ہاتھ میں ہے۔ کسی شہر میں بہت عرصہ رہتے ہیں نا، تو آپ کو اس کی گلی کوچوں کا پتہ چلتا ہے، اور وہ چھابڑی کا بھی پتہ ہوتا ہے جہاں سے گول گپے بڑے اچھے ملتے ہیں۔ قرآن کے ساتھ یہ سفر آپ کا جائے گا تو آپ بہت کچھ سیکھیں گے، لیکن یہاں نوٹ کرنا چاہیں تو کر لیں۔ پہلا حکم ہے یہاں، ابھی تک سورت بقرہ کی 20 آیات ہم نے پڑھ لی، 7 آیات سورت الفاتحہ کی پڑھی، کوئی حکم نہیں آیا۔ فرسٹ ڈوز میں سے پہلا ڈو، ڈوز میں سے فرسٹ ڈو، یا ایھا الناس اعبدوا ربکم، بندگی کی بات ہے انسانیت کے نام۔ اللہ نے بندگی کی بات کر کے بات کو اس لیے شروع کیا کہ جو بندہ بن جاتا ہے نا، اس کو پھر اپنا مقام پتہ لگ جاتا ہے کہ نوکر کی تے نخرا کی، غلام کیا اور اس کی اکڑ کیا۔ پہلا مطالبہ اللہ کا ہم سے ہے بھی یہی کہ ہم اس کے بندے بنے۔ ربیعہ قلبی کا ڈے ون کا سارا تھیم بندگی تھا، وہی بات یہاں موجود ہے۔ اور یہاں سے ایک بات اور نوٹ کیجیے، یا ایھا الناس، او مین کائنڈ، رب کا پیغام اس کے بندوں کے نام۔ آپ کیوں کہتے ہیں کہ یہ مسلمانوں کی کتاب ہے؟ نہیں، یہ انسانیت کی کتاب ہے۔ اور یہ جملہ کئی لوگوں کے دلوں کے بند دروازے کھولتا ہے۔ آئیے سنتے ہیں اس کلام کو۔ یا ایھا الناس، اے لوگو، اپنے اس رب کی عبادت کرو جس نے تمہیں اور تم سے پہلے کے لوگوں کو پیدا کیا، یہی تمہارا بچاؤ ہے، اور جس نے تمہارے لیے زمین کو فرش بنا دیا اور آسمان کو چھت، اور آسمان سے پانی اتار کر اس سے پھل پیدا کر دیے اور تمہیں روزی دی۔ خبردار، باوجود جاننے کے اللہ کے شریک مقرر نہ کرو۔ ہم نے اپنے بندے پر جو کچھ نازل کیا ہے، سوچئے ذرا، ہم نے اپنے بندے پر جو کچھ نازل کیا ہے، اس میں اگر تمہیں کچھ شک ہو اور اگر تم سچے ہو تو اس جیسی ایک صورت تو بنا لاؤ۔ تمہیں اختیار ہے کہ اللہ کے سوا اپنے مددگاروں کو بھی بلا لو، لیکن ہوگا کیا؟ اللہ نے پہلے ہی بتا دیا، چیلنج تو کر دیا، لیکن بتا دیا، فَإِلَّمْ تَفْعَلُوا، پس اگر تم نہ کر سکے، پس اگر تم نے نہ کیا اور تم ہرگز نہ کر سکو گے، تو اس سے سچا مان کر اس آگ سے بچو جس کا ایندھن انسان اور پتھر ہیں، جو کفار کے لیے تیار کی گئی और ईमान वालों और नेक अमल करने वालों को इन जन्नतों की खुशखबरियां दो जिनके नीचे नहरें बह रही हैं, जब कभी वो फलों का रिस्क दिए जाएंगे और हम शक्ल लाए जाएंगे तो कहेंगे ये वही है जो हम इससे पहले दिए गए थे, और इनके लिए बीवियां हैं साफ सुथरी और वो इन जन्नतों में हमेशा रहने वाले हैं। यकीनन अल्लाह ताला किसी मिसाल के बयान करने से नहीं शर्माता, ख्वाह मिसाल मच्छर की हो या इससे भी हल्की चीज की। ईमान वाले तो इसे अपने रब की जानिब से सही समझते हैं और कुफार कहते हैं कि इस मिसाल से अल्लाह ताला की क्या मुराद है। कहा बता दो, इसके जरिए बहुत सारों को गुमराह करता है और अक्सर लोगों को राह रास्त पर लाता है, और गुमराह तो वो सिर्फ फासिकों को ही करता है, यानी जिन्होंने फैसला ही कर लिया घर से कि हमने मंजिल पे नहीं पहुंचना। तो कौन होते हैं फासिक? कौन होते हैं फासिक? जो लोग अल्लाह के मजबूत अहद को तोड़ डालते हैं और अल्लाह ने जिन चीजों को जोड़ने का हुक्म दिया है इन्हें काटते हैं और जमीन में फसाद फैलाते हैं, यही लोग हैं नुकसान पाने वाले। अल्लाह सुबहान तआला ने यहाँ एक और गिरोह से हमारा तारुफ करा दिया, और ये वो लोग हैं जिनको यहाँ कहा गया अल्लज़ीना यनकुदून अहदल्लाहि मिन बादि मीसाकिही। इन आयतों पे जरा सा गौर करते हैं। पहली तो बात है कि इस एक रुकू में पूरे मक्की कुरान का खुलासा है, और आपको शुरू में बता दिया कि सूरत अल बकरा के नजूल से पहले 86 सूरतें नाजिल हो चुकी थी जो मक्का में थी, और कुरान पाक का बुनियादी हिस्सा जो 2/3 बनता है वो उसमें आ चुका था। यहाँ पे इसमें ईमान बिल्ला, ईमान बे रिसाला, कुरान, जन्नत, जहन्नुम, इस सब का तस्करा हमने आयत 29 तक पढ़ लिया। इसमें हमने इसके बारे में खूब अच्छी तरह से जान लिया। अब इसमें एक बात आई है जिसपे कुछ लोगों को थोड़ा सा शक होने लगता है या वो इसको सही तरह से समझते नहीं, तो उसके लिए समझ लीजिएगा कि युदिल्लु बिही कसीरों व यहदी बिही कसीरा। इससे क्या मुराद है? बहुत सारे लोग कहते हैं कि अल्लाह ने नहीं हिदायत दी तो हमें कहां से मिले। तो इस आयत को गलत समझने से बेहतर है कि हम इसको समझ लें। तो अल्लाह सुबहान तआला की सुन्नत क्या है? आयत 26 की रोशनी में हमें इससे खूब अच्छी तरह आगही होती है, और वो क्या है कि तालिब हिदायत बात को समझता है, मिसालों में नहीं उलझता। कुरान पाक का ताल्लुक सिर्फ इस दुनिया से नहीं है, आखिरत की बातों से भी है। इसलिए अल्लाह सुबहान तआला ने कुरान पाक में जन्नत जहन्नुम की बातें की, कुछ आलमुल गैब की हकीकतें खोली, कुछ लोग उन पर बहस करते हैं, और अल्लाह का फैसला है कि फासिकीन को हिदायत नहीं मिलती। वो कौन होता है? जो जानते बूझते अल्लाह की हिदायत से निकल जाए, गुनाह करे फिर शर्माए भी ना। मुनाफिक और फासिक का बुनियादी फर्क लोगों को बाद सफा समझ नहीं आता। मुनाफिक को फिर भी शर्म है, वो गलत काम नहीं करता, दिल में कुछ होता है ऊपर से फिर भी अच्छा ही बनता है। फासिक वो है कि जिसको बुरी से बुरी बात बुरी ना लगे, कहता क्या है? सब करते हैं, मेरी मर्जी, मेरी जिंदगी, मेरी पसंद, मेरी नापसंद, मैं इस तरह से, मैं अपने आप को क्यों पीछे करूं। हाँ, तो क्या पता चला कि जब आप हिदायत मांगते हैं तो अल्लाह आपको हिदायत देता है। तो यहां तक आप देखिए अल्हम्दुलिल्लाह, थोड़ा सा समअप करूंगी पीछे से। 7 आयतें सूरत अल फातिहा की थी, मैंने आपने दिल से कहा इहदिनस सिरात अल मुस्तकीम, हिदायत चाहिए अल्लाह जी, हिदायत चाहिए। अल्लाह ताला कहते रियली यस, तो जालिकल किताबुल रैब फी हुदल लिल मुत्तकीन से सूरत बकरा शुरू हुई, और आयत नंबर 2 से 27 तक। अभी तक हमने अल्हम्दुलिल्लाह हिदायत के एतबार से 4 किस्म के दिल, 4 किस्म के लोग, उनके बारे में जान लिया। कौन है? जरा सा देखिए इसको फ्लो चार्ट की रोशनी में। दिल की 4 इकसाम, मुत्तकी का दिल इताद गुजार होता, सुनने का मुंतजर है बस, समय ना बताना, इधर से बात सुनी उधर से मानने को तैयार है। फिर उसके बाद काफिर का दिल था, ख्वाहिशात की पैरवी करने वाला, हक को सुनकर भी ना मानने वाला, कभी बाप दादा के नाम पे और कभी किसी और वजह से हक को छोड़ने वाला। तीसरा हमने देखा मुनाफिक का दिल, आयत 8 से 20 तक, धोखेबाज, फरेब देने वाला, ऊपर से कुछ नीचे से कुछ। और फिर अब हमने देखा फासिक का दिल, एलानिया गुना करने वाला। इसमें सब वो आते हैं जो न्यूडिटी को फैलाते हैं, प्रॉन और सब कुछ लव्स जो भी आपने आज के दौर में सुने, यानी जिसको गलत काम करते हुए शर्म भी ना आए। इन सारी बातों को समझने के लिए आइए एक और हदीस मुबारक लेते हैं, मुस्नद अहमद की रिवायत, जिल्द नंबर 3 में से। अबू सईद अल खुदरी रजी अल्लाह अन्हु कहते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, और जरा से इसको सुनते वक्त अपने आप को चेक किए मेरा दिल कौन सा है, और मुझे यकीन है कि आपका दिल पहले वाली किस्म का ही होगा इंशाल्लाह। आपने फरमाया कि दिल चार किस्म के होते हैं। एक दिल नंगा खुला, जिस पर बाल नहीं होते, वो चिराग की तरह रोशन होता है, और ये मोमिन का दिल है। इसका चिराग इसमें इसका नूर है, यानी दिल में नूरानियत होती है, और अल्लाह आपका मेरा दिल ऐसा ही बना दे। दूसरा दिल गिलाफ वाला दिल, जिस पर इसका गिलाफ बंधा हुआ होता है, और ये काफिर का दिल है, ये काफिर का दिल होता है, ठीक है, अल्लाह ताला इससे भी बचा दे। एक ओंधा और उल्टा दिल होता है, ये मुनाफिक का दिल होता है, जिसने जानबूझकर इनकार कर दिया। और एक दिल वो होता है जिसको चौड़ा किया जाए, ये दिल है जिसमें ईमान भी है और निफाक भी। ईमान की मिसाल सब्जी की तरह है जिसको अच्छा पानी बढ़ाता है, और निफाक की मिसाल उस जख्म की तरह है जिसको पीप और खून बढ़ा देता है। तो जोन सी दो मुद्दतों में से गालिब आ जाए तो वह इस पर गलबा पा लेती है। क्या पता चला, हिदायत के एतबार से चार गिरोहों का इस टॉपिक को पूरा होने के मौके पे आपके मेरे पास चॉइस है। चार तरह के लोग आपके सामने हैं। अल-मुत्तकून, ये कौन है, महफूजून मिनन्नार, यही मुफ्लिहून भी हैं। अल-काफिरून, अहलन्नार इलल अबद। फिर अल-मुनाफिकीन, फिद्दर्क अल-असफल मिनन्नार, आगे पढ़ेंगे इनका ये इंजाम सूरत निसा में। और अल-फासिकून, जिसको हमने यहाँ अल-खासिरून से देख लिया। अल्लाह ताला आपको, मुझे और हमारी नस्लों को हिदायत के एतबार से बेहतरीन दर्जे पे रखे। आगे चलेंगे आयत नंबर 28 से 29। टॉपिक लिखिए, सारा जहां तेरे लिए और तू मेरे लिए। अल्लाह सुभान व तआला ने ये दुनिया इंसान के लिए बनाई, पैदा की, और इंसान को अपने लिए बनाया और पैदा किया। कैसे, कई फतक फुरून बिल्लाहि व कुंतुम अमवातन फहयाकुम सुम्मा युमीतुकुम सुम्मा युखजीकुम सुम्मा इलैही तुरजाउन। तुम अल्लाह के साथ कैसे कुफर करते हो, यानी ये तो तुम्हारी फितरत के खिलाफ है। हालांकि तुम मुर्दा थे, इसने तुम्हें जिंदा किया, फिर तुम्हें मार डालेगा, फिर जिंदा करेगा, फिर इसी की तरफ लौटाए जाओगे। वो अल्लाह जिसने तुम्हारे लिए जमीन की तमाम चीजों को पैदा किया, फिर आसमान की तरफ कसद किया, और इनको ठीक ठाक सात आसमान बनाया, और वो हर चीज को जानता है। सिर्फ तीन आयतें हैं और आपको अल्लाह ने इतनी बड़ी खुशखबरी दी कि तू मेरा बन जा तो सब कुछ तेरा बन जाएगा। सिर्फ समझने के लिए समझिए, एक औरत बिल्कुल मतवस्त तबके के साथ ताल्लुक रखती हुई, किसी बड़े शरीफ बाइज्जत बाप की बेटी, करोड़पति शख्स से उसकी शादी हो जाती है। तो शादी के बाद वो शौहर खुश हो के कहता है, बेगम जो कुछ मेरा है ना ये आपका है। चेकबुक पे उसका नाम आ जाता है, और सो ऑन, गाड़ी उसके नाम, घर उसके नाम। क्या हुआ, एक ताल्लुक जुड़ा, बस ये है इधर पैगाम। जो रब का बन जाता है सब उसके बन जाते हैं। जब आप रब के दिल से बनते हैं तो फिर देखिए आपके साथ होता क्या है, और अल्लाह ताला हमें इसकी तौफीक दे। आगे चलेंगे आयत 30 से 39। टॉपिक है इन्नी जाइलुम फिल अर्दी खलीफा, खिलाफते अर्जी का आगाज। हिदायत के चार गिरोहों का जिक्र सुनने और सुनाने के बाद अब हम कहां खड़े हैं, ये वो सवाल है जो बच्चे के भी दिमाग में आता है, और आज भी बच्चे माँ से जरूर पूछते होंगे। शर्त यह है कि आपने उसको साइंस की बुक में डार्विनिज्म और एवोल्यूशन न पढ़ा दिया, ماں تو بعد میں بتاتی ہے، اسکول والے پہلے ہی سنا دیں کہ تم بندروں کی نسل سے ہو تو وہ اور بات ہے، تو انسان کون ہے، کہاں سے آیا، یہ سوال آج بھی ذہن میں اٹھتے ہیں. تو اس کا جواب اللہ تعالیٰ نے آیت 30 سے شروع کیا، پہلا انسان، انسان کی ہسٹری. وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً، اور جب تیرے رب نے فرشتوں سے کہا میں زمین میں خلیفہ بنانے والا ہوں، تو انہوں نے کہا کہ تو ایسے شخص کو کیوں پیدا کرتا ہے جو زمین میں فساد کرے گا اور خون بہائے، اور ہم تیری تسبیح، حمد اور پاکیزگی بیان کرنے والے ہیں. اللہ تعالیٰ نے فرمایا جو میں جانتا ہوں وہ تم نہیں جانتے. آدم کی تخلیق اور فرشتوں کا یہ سوال جواب بعض لوگوں کو غلط فہمی میں ڈال دیتا ہے کہ فرشتوں نے اعتراض کیا، حالانکہ اعتراض نہیں کیا، حکمت معلوم کی ہے. اور یہاں سے یہ بھی پتا چلتا ہے کہ فرشتے مقصد نہیں سمجھے تھے ابھی تک، کہ انسان کا مقصد صرف تقدیس و تحمید نہیں ہے، اللہ کا پیغام عام کرنا ہے. یہ تھا وہ شرف جس کی وجہ سے آدم علیہ السلام کو ساری مخلوقات پہ فضیلت دی. اور دیکھے گا اس کا نقطہ آغاز کہاں سے ہوتا ہے، وَعَلَّمَ آدَمَ الْأَسْمَا كُلَّهَا، علم، علم اور علم، نالج از اے پاور. آدم کا تذکرہ ہوا اور پہلی نعمت جو آدم علیہ السلام کو دی جا رہی ہے وہ علم کی نعمت ہے. مجھے یقین آپ کا دل بھی اس وقت خوشی سے پھولے نہیں سما رہا کہ میں بھی علم لے رہی ہوں. یہ کوئی جھوٹی سچی باتیں نہیں ہیں، یہ سب سے بڑا علم ہے جو اللہ نے آپ کے میرے لیے رکھا، کیونکہ یہ رب کا کلام اس کے بندوں کے نام ہے. تو آدم کو کیا دیا؟ علم دیا. کیسے؟ اور اللہ تعالیٰ نے آدم کو تمام نام سکھا کر ان چیزوں کو فرشتوں کے سامنے پیش کیا اور فرمایا اگر تم سچے ہو تو ان چیزوں کے نام بتاؤ. ان سب نے کہا اے اللہ، تیری ذات پاک ہے، ہمیں تو صرف اتنا ہی علم ہے جتنا تو نے ہمیں سکھا رکھا ہے، پورے علم اور حکمت والا تو تو ہی ہے. یعنی اللہ تعالیٰ کے سامنے اپنی بے بسی ثابت کی. اللہ تعالیٰ نے آدم علیہ السلام سے فرمایا تم ان کے نام بتا دو، یہ آدم علیہ السلام کا امتحان ہے. جب انہوں نے بتا دیے یعنی پاس ہو گئے، تو فرمایا کیا میں نے تمہیں پہلے ہی نہ کہا تھا کہ زمین و آسمان کا غیب میں ہی جانتا ہوں، اور میرے علم میں ہے جو تم ظاہر کرتے ہو، اور میرے علم میں ہے وہ جو تم ظاہر کر رہے ہو اور جو تم چھپاتے تھے. اور آدم علیہ السلام کامیاب ہو گئے. اس کے بعد فرشتوں کا امتحان ہے، لکھنا چاہے تو جملہ لکھ لیجئے، آدم کا امتحان لیا، پہلا پاس ہو گئے، دنیاوی امتحان تھا. اب اللہ تعالیٰ فرشتوں کو آزماتے ہیں کیسے. وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ فَسَجَدُوا إِلَّا إِبْلِيسَ، اور جب ہم نے فرشتوں سے کہا کہ آدم کو سجدہ کرو تو کیا ہوا؟ ابلیس کے سوا سب نے سجدہ کیا، اس نے انکار کیا اور تکبر کیا اور وہ کافروں میں ہو گیا. اللہ اکبر کبیرہ. اس میں آپ دیکھیے ابلیس ناکام ہوتا ہے. اب آدم علیہ السلام کو نعمتیں ملتی ہیں، اس سے آگے بڑھتے ہیں اور اللہ سبحانہ تعالیٰ ایک اور امتحان لیتے ہیں، اور وہ کیا؟ وَقُلْنَا يَا آدَمُ اسْكُنْ أَنْتَ وَزَوْجُكَ الْجَنَّةَ، اور ہم نے کہہ دیا آدم تم اور تمہاری بیوی جنت میں رہو، اور جہاں کہیں سے چاہو بفراغت کھاؤ پیو، لیکن اس درخت کے قریب بھی نہ جانا ورنہ ظالم ہو جاؤ گے. لیکن شیطان نے ان کو بہکا کر وہاں سے نکلوا ہی دیا، جیسے آج وہ آپ کو مجھے بھی نکلوانے کی پوری کوششیں کرتا ہے، اس کے پھندوں میں نہیں پھنسنا. اور ہم نے کہہ دیا کہ اتر جاؤ، تم ایک دوسرے کے دشمن ہو، اور ایک وقت مقرر تک تمہارے لیے زمین میں ٹھہرنا اور فائدہ اٹھانا ہے. آدم علیہ السلام کو ہوش آیا کہ یہ کیا ہو گیا، میں تو دشمن کے چنگل میں پھنس گیا. تو فوراً آدم علیہ السلام کو اس چیز کا احساس ہوا تو پھر کھڑے نہیں رہے، بلکہ فتلقى آدم من ربه کلمات فتاب علیہ انہ ہو التواب الرحیم. آدم علیہ السلام نے اپنے رب سے چند باتیں سیکھ لیں اور اللہ تعالیٰ نے ان کی توبہ قبول فرمائی. بے شک وہی توبہ قبول فرمانے والا اور رحم کرنے والا ہے. ہم نے کہا تم سب یہاں سے چلے جاؤ، یعنی جنت سے اخراج. جب کبھی تمہارے پاس میری ہدایت پہنچے تو اس کی تابعداری کرنے والوں پر کوئی خوف اور غم نہیں ہوگا. और जो इनकार करके हमारी आयतों को झुठलाएं वो जहन्नमी रहेंगे या वो जहन्नमी हैं और हमेशा इसी में रहेंगे। क्या पता चला, आदम अलैहिस्सलाम को अल्लाह ताला ने जन्नत में भेजा था दिखाने के लिए। इनाम थी वो जन्नत, सिर्फ दिखाया जाना मकसूद था कि ये है तुम्हारी डेस्टिनेशन। असल में तो पैदा दुनिया के लिए ही किए गए थे। और दूसरी बात ये भी बता दी कि डिप्रेशन फ्री लाइफ इस दुनिया में सिर्फ उसकी होगी जो फमन तबिया खुदा या इस पे अमल करेगा। देखिए फ्लो चार्ट आय 38 है, फमन तबिया खुदा या फला खौफन अलैहिम वला हुम यहसनून। जब तक लोग और इंसानियत हिदायत पे जमे रहते हैं, दिल से गम दुख तकलीफें दबी रहती हैं, जब आप हिदायत की पैरवी करते हैं तो ना माजी का गम रहता है, हाय मेरे साथ ये क्यों हुआ, हाय मेरे बच्चों के साथ ये क्यों हुआ। जिंदगी में ये नहीं हो सकता कि आपको कोई चोट और सदमा ना पहुंचे या आपके माँ बाप को ना पहुंचे या उनकी तरफ से आपको ना पहुंचे, लेकिन आप माजी के बातों में घुलते नहीं हैं। हो गया, एक टनल थी, आप उसमें से निकल चुके हैं। YouTube पे आपको 20 मिनट का एक 25 मिनट का एक स्लॉट दिखेगा बाद में, एट द एंड ऑफ टनल, सुन लीजिएगा। अगर आप दुखी हैं, परेशान हैं, 8-10 किस्म के गमों का इलाज बता दिया उसमें। आज सुबह ये सेशन एक छोटा सा हुआ, ये उन लोगों के लिए है जो सिर्फ इसलिए कुरान नहीं पढ़ते कि वो डिप्रेशन में है, वो दुखी हैं, वो एंग्जाइटी का शिकार है या कोई और मजबूरी है। तो ये किताब आपको बेगम करती है। दूसरी बात, इत्तबाए हिदायत पुरसकून जिंदगी का वादा है। जिसने हक की पैरवी की अल्लाह उसकी जिंदगी को पुरसकून करता है, और इसकी गवाही देने को मैं तैयार हूं। थोड़ा सा ही सही, लेकिन जितना भी इस किताब को थामा हुआ और जितना ज्यादा थामते जाते हैं उतना जिंदगी में सुकून और इत्मीनान बढ़ता ही जाता है। और तीसरी चीज, जो हद हिदायत की पैरवी करता रहता है उसको मुस्तकबिल का भी खौफ नहीं रहता, हत्ता के फिर आप बस काम करते हैं आपको ये भी गम नहीं रहता कि आगे जाकर मेरे साथ क्या बनेगा। रास्ता सीधा रख लीजिए, ये पैगाम था इस आयत का। फिर इस पूरी आयत के ऊपर अगर जरा सा गौर करें तो आयत 36 से 39 में किस्सा आदम पूरा हुआ। चंद चीजें जो आपके मेरे लिए अमल के लिए हैं, लिखिए। हजरत आदम अलैहिस्सलाम हमारे लिए एक रोल मॉडल बने। क्या करना है, आपने अपने बाप की इस सुन्नत पे अमल करते हुए, नंबर एक, लग्जिश का इतराफ। गुनाह होते हैं, होंगे, होते ही रहेंगे, डोंट वरी, अल्लाह साफ करता है। मसला क्या है कि जब सफाई नहीं करते, और ये सफाई हो रही है इस वक्त आपकी मेरे दिल की सफाई हो रही है, क्लिनजिंग है ये। दुनिया में आपने बहुत सारे क्लिनजर लिए होंगे, बड़ी बड़ी कंपनीज के भी लिए होंगे, और नाम ना ले दूं कहीं एडवर्टाइजमेंट ना हो जाए, लेकिन महंगे क्लिनजर लेने वालों के लिए ये कुरान क्लिनजिंग द हार्ट है। हार्ट क्लिनजर इस कुरान, इसके अंदर अपने दिलों को साफ करते जाइए। दूसरी बात है, दिल में नदामत थी और रजू इल्लाह था। जब ये तीन कैफियत दिल में पैदा हो जाती हैं तो जुबान पे तौबा के लफ्ज आ जाते हैं, हिदायत की तलब शुरू हो गई, अल्लाह ने रहनुमाई दे दी। ये है सफर हर उसका जो अभी भी गुनाहों में इंडल्ज है, डूबा हुआ सर से पांव तक। तो यहाँ पे अल्हम्दुलिल्लाह हमने इंसानियत के पहले गिरोहों का तस्करा पढ़ने के साथ पहले इंसान का हाल खुलिया भी देख लिया, और यहां से पता चला मकसद हयात भी लिख लें। बेशक इंसान को दुनिया में अल्लाह के दीन को नाफिज करने की जिम्मेदारी दी गई, इसलिए लफ्ज खलीफा आया। आज कुछ लोगों ने उस खलीफा को भी मिसयूज कर दिया। आपका मेरा काम यही है, इस दुनिया में अल्लाह के नाम का झंडा बुलंद हो जाए। अब अगला सवाल क्या है कि यहां तक पढ़ने के बाद हम आगे क्या पढ़ेंगे? तो नेक्स्ट आपके लिए क्या है, आयत 40 से लेकर अगले तकरीबन 10 रुकू तक इल्हामी मजाहिब में से सबसे पुराने मजहब जिसके लिए कुरान ने नाम लिया बनी इसराइल, दूसरा नाम कुरान ने उनको दिया अहले किताब, तीसरा नाम जो उन्होंने खुद अपने लिए चूज किया यहूदी या यहूदा, और इंग्लिश में जिनको ज्यूस कहते हैं, माजी के मुसलमान थे। अब हम इनकी स्टोरीज पढ़ेंगे। सवाल लिखिए कि कुरान तो मैंने अपने लिए खोला था और अब यहां से ये किस्से की शुरू हो रहे हैं इबरत के लिए। ये बिल्कुल ऐसी है जैसे माँ बाप अपने बच्चों को गाइड करते हैं, देखो ये गलती मुझसे हुई थी तुम ना करना। तो इस लिहाज से आयत नंबर 40 से 46 का टॉपिक या बनी इसराइल, तीन दफा ये टाइटल मिलेगा आपको अगली आयत में बनी इसराइल के लिए जो माजी के मुसलमान थे। तो आप इसका टॉपिक लिख लीजिए, माजी के मुसलमानों से खिताब अव्वल। पहला यहां है, बाकी आगे भी आएंगे। जरा सा इसका ओवरव्यू कीजिए, आयत 40 से 123 तक एक ही कौम डिस्कस की जाएगी और हम मुसलमानों को जो आज के 2021 के मुसलमान है और इसके बाद के अदवार के, इनको बताया जा रहा है कि तुम वो गलती ना दोहराना जो पिछली कौमों ने दोहराई। तो आप कह सकते हैं कि हिदायत की तरफ बुलाया जाने वाला पहला गिरोह बनी इसराइल था। 40 साल तारीख के वाकयात आयत 40 से 123 तक चलेंगे, तकरीबन पारे के एंड तक। अब हमारा अल्हम्दुलिल्लाह एक ही टॉपिक है। इन सब को अगर हम सम अप करें, नेमतों की तस्कीर की गई, या बनी इसराइल उस्कुरू नेमती अल्लती कहकर, और नेमतों में बहुत बड़ी नेमत थी कि अल्लाह ने इनको अपने काम के लिए चुना था, नबुवत का ताज इनके सर पे रखा था, 4000 के करीब अंबिया कराम इस कौम में आए, एक एक दिन में कितने कितने नबी थे, और इन्होंने जो उनके साथ किया वो भी अजीब हालात थे इनके। फिर इसी तरह से इस कौम का जुर्म क्या था, इन्होंने अहकामात को तब्दील कर दिया, जो अल्लाह ने कहा उसको छोड़कर अपनी मर्जी की बातें की, यानी कह लीजिए कि टेक्स्ट बुक को एक्सरसाइज बुक बना दिया। किताब पे कोई लिखने लग जाए तो असल और नकल का फर्क नहीं रहता। नतीजा क्या हुआ, अकीदे आखिरत बिगड़ गया, हिर्स और लालच पैदा हो गया, अंबिया कराम की तकजीब और तकफीर शुरू कर दी, लालच का शिकार हो गए, मौजज़ों की नाकदरी करते रहे, आला के बदले अदना के तलबगार रहे और जिहाद का इनकार करते रहे, नाफरमानियां करते रहे। और जितना ज्यादा किसी कौम का ये मिजाज बन जाता है उतने उसके हिदायत की तरफ आने के मौके कम से कम होने लगते हैं, और ऐसे ही हालात होते हैं कि जिसमें कौमें फिर बिगड़ जाती हैं। यहां चंद बातें बोलूंगी आपके और अपने फायदे की खातिर, चूंकि इस साल तो हमने वैसे इसको किताब हिदायत बनाना है ना, तो कुरान को पढ़ना मकसद नहीं है, इससे बरकत लेना और सवाब लेना ये तो मिलता है, आपको पता भी नहीं अभी तक आपको कितना अजर मिल चुका होगा और अल्लाह इससे भी ज्यादा दे। असल बात यह है कि इबरत लो, तस्कीर की किताब है, तहदीस नेमत के साथ इस किताब को लेने वाले ही इससे फायदा लेने लगते हैं। आपने मैंने इस किताब को पढ़ते हुए हमेशा ये जहन में रखना है कि इस किताब से फायदा उठाने के लिए शर्त क्या है कि आपकी मेरी निगाह इबरत की निगाह हो। आज भी अगर आप उम्मते मुस्लिमा जो इस वक्त भी अल्लाह की चुनी हुई कौम है और आप और मैं उसी का हिस्सा है, ये अल्लाह ताला की बहुत ही बड़ी रहमत है, उसमें बिगाड़ आ चुका है, अगर कभी इस किताब के बाद किसी और किताब के आने की उम्मीद होती जो नहीं है, हमारे नबी आखिरी नबी, ये किताब आखिरी किताब, अगर बिल फर्जे मुहाल कुछ होता तो फिर आज के दौर के उम्मते मुस्लिमा के तस्करे किस तरह से होते ये आप अंदाजा करके भी घबरा जाएं। तो पिछली कौमों की गीबतें मुराद नहीं है, मकसद यह है कि पिछलों के बिगाड़ से तुम अपने बिगाड़ को दुरुस्त कर लो। और अगर आज सिर्फ मैं और आप और हम सब जो बैठे हैं इस वक्त जो सुन रहे हैं, अपने अपने घरों से सुन रहे हैं, अपने कंप्यूटर के आगे ऐसे पिन ड्रॉप साइलेंस में बैठे ये बातें सुन रहे हैं, उनके लिए ये आयात एक नुस्खे कीमिया है। हम में से कोई नहीं चाहता कि इबरत बने, हम में से कोई नहीं ये चाहता कि हमारी बातें दूसरे कर करके हमें बदनाम करें। तो इसके लिए फिर दुआ कीजिए कि आपने मैंने इस किताब को अपने अमल की किताब बनाना है, और जितना ज्यादा आपका मेरा इस पे दिल जमता जाता है उतना अल्लाह ताला आपसे और मुझसे राजी होता है, और फिर आप इससे वाकई अपने आप को आगे से आगे महसूस करते हैं। जब आप ये सारी आयात पढ़ते हैं और फिर आप कहते हैं कि अच्छा वाह ऐसे लोग थे, अच्छा मैंने ऐसा नहीं बनना, तो यहां से ही हिदायत का नुक्ता आगाज हो जाता है। फिर आप देखिए कि इस कौम के बिगाड़ की जो चीजें थी ना, उसमें कुछ मजीद चीजें जो अगली ही आयतों में, ये सारी आपको इसलिए भी दे रही हूँ कि आपके जहन में उठने वाले सवाल का जवाब आपको भी मिल गया होगा अल्हम्दुलिल्लाह कि हम ये क्यों पढ़ रहे हैं। इसलिए पढ़ रहे हैं कि उनकी गलतियों को ना तुम दोहराना। तो इनकी तारीख पे जब आप नजर डालते हैं तो कुछ मजीद चीजें, एतदाफ़ सब्त, हफ्ते के दिन मछलियां पकड़ने का जुर्म कोई इतना बड़ा जुर्म नहीं था, लेकिन उसकी जो शक्ल और जो सूरत इन्होंने इख्तियार की अल्लाह को वो पसंद ना आई। फिर आधे दीन पर अमल किया इस कौम ने, फजबहूहा वमा कादू यफअलून, इनकी कैफियत थी गाय की ताजीम और मोहब्बत में चूर थे, अल्लाह का हुक्म बोझल लगा। और जब कौमों के साथ ऐसा होता है तो फिर अल्लाह दिलों को सख्त कर देता, और इसी तरह खिलाफ नफ्स अहकाम पर इनके दिलों में तकब्बुर उठता था। और एक एक लफ्ज को अपने ऊपर लेकर सुनते हैं, क्या मुझे अल्लाह का कोई हुक्म सुनकर गुस्सा तो नहीं आता। फिर दिलों की सख्ती है, हक को पहचान कर इनकारी बन गए। फिर अहकाम अशरा का इनकार, जिसको 10 कमांडमेंट्स कहते हैं, वो भी आगे आने लगा। कत्ले अंबिया इनके लिए बाएं हाथ का खेल बन गया। अपने हाथों के लिखे को अल्लाह की तरफ से समझने लगे, और अफसोस है आज उम्मत मुस्लिमा में भी ये जुर्म आम है। कोई रेफरेंस नहीं कुरान का, कोई सही रिवायत का रेफरेंस नहीं, और कोई रेफरेंस भी होगा तो ना वो कुरान होता ना हदीस। लोग अरबी लफ्ज समझ के कहते हैं ये होगी कोई बात, हालांकि वो किसी इंसान की कोई अच्छी सी कोशिश तो हो सकती है, लेकिन आपको नहीं पता कि उसके अंदर और क्या है। और फिर इसी तरह समेना के बाद असही ना कहना, ये इनके जुर्मों की एक फर्द जुर्म है। ये जो स्लाइड्स आपको, तीसरी स्लाइड आप दिखाने लगी हो, और वो क्या है कि ये लंबी चार्ज शीट है जो इस कौम के खिलाफ अगली आयतों में हम पढ़ने लगे। फिर अगला इनका जुर्म क्या था, जिंदगी के हरीस बन गए। जीना इनको मरने से प्यारा था, और वो जीना जिसमें नाफरमानी भी हो। फिर हसद के शिकारी, जिब्राइल से दुश्मनी, दीनी महफिलों में शोशेबाजी के आदि हो गए। सिर्फ शोशे छोड़ने के लिए दीन की महफिलें अटेंड करते थे कि वहां कोई गलत कमेंट देकर आए, गलत सवाल पूछे ताकि मजलिस का तकद्दुस टूट जाए। फिर किताब को पसे पुछ डालते थे, या फिर इसलिए सुनते थे कि जाकर गलत तरीके से मिस इंटरप्रेट करें, या फिर इससे कुछ आइडियाज लेकर हम इसको तोड़े मोड़े। हाँ, ये गलत सोचें थी जो कुरान की महफिल में आने वाले को भी हिदायत नहीं देती। 3 सेकंड सोचिए, मैं यहां क्यों आई हूं, मैं इस रूम में क्यों, इस वक्त मेरा इस रूम को ज्वाइन करने का मकसद क्या, मैं इस वक्त क्यों सुन रही हूं। जैसी नीयत होगी ना वैसा ही मिलेगा। और अल्हम्दुलिल्लाह मेरा अल्लाह पर और आप सब पर इस बात में यकीन है कि आप हिदायत के लिए सुन रहे हैं, और अल्लाह ताला आपके से ज्यादा मुझे और मेरे से ज्यादा आपको हिदायत दे। फिर इन्होंने जब अल्लाह की किताब को पसे पुश डाला तो जन्नती होने के दावे करने लगे, फिर जादू टूने का शिकार हो गए, और दूसरों को बातिल परस समझने लगे। खुद पसंद लोग यही होते हैं, कहते हैं हमारे अलावा सब गलत है, हक पे तो बस मैं ही हूं। और इसी तरह तौहीन रिसालत के मुर्तकिब हुए, नबी की महफिलों में जाकर आपकी तौहीन किया करते थे। और तफरकाबाजी तोहफा बनती है। फिर इन सब चीजों के बाद आइए अब आयत 40 से ऑनवर्ड चलते हैं आगे, और मुहासबे के लिए इन आयतों का तर्जुमा सुनते हैं। या बनी इसराइल अस्कुरु नेमती अल्लती अनमतु अलैकुम वऊफू बिअहदी औऊफी बिअहदीकुम वइय्याय फरहबून। ए बनी इसराइल, मेरी इस नेमत को याद करो जो मैंने तुम पर इनाम की, और मेरे अहद को पूरा करो, मैं तुम्हारे अहद को पूरा करूंगा, और मुझ ही से डरो। और इस किताब पर ईमान लाओ जो मैंने तुम्हारी किताबों की तस्दीक में नाजिल फरमाई है, और इसके साथ तुम ही पहले काफिर न बनो, और मेरी आयतों को थोड़ी थोड़ी कीमत पर फरोख्त ना करो, और सिर्फ मुझसे ही डरो। नोट कीजिएगा, अल्लाह का डर जिंदगी में बहुत अहम होता है। और हक को बातिल के साथ खलत मलत ना करो, और ना हक को छुपाओ, तुम्हें तो खुद इसका इल्म है, किताब पढ़े हुए हो, तुम्हें सब पता है। लेकिन यह अलग बात है कि तुमने इसको हिदायत के लिए पढ़ना छोड़ दिया। और नमाजों को कायम करो, और जकात अदा करो, और रुकू करने वालों के साथ रुकू करो। क्या लोगों को भलाइयों का हुक्म करते हो और खुद अपने आप को भूल जाते हो, बावजूद इसके कि तुम किताब पढ़ते हो? क्या इतनी भी तुम में समझ नहीं? मजहबी तबके पे तनकीद है इन आयतों में। और फिर उसके बाद क्या फरमाया आयत 45 में, وَاسْتَعِينُ بِالصَّبْرِ وَالصَّلَاحِ، اور نماز اور صبر کے ساتھ مدد طلب کرو۔ یہ چیز ہے بڑی بوجھل یعنی شاق، مگر ڈر رکھنے والوں پر یعنی خاشعین کو نماز اور صبر مشکل نہیں لگتا۔ کون ہوتے ہیں خاشعین؟ الذین یظنون انہم ملاقو ربہم وانہم الیہ راجعون، جو جانتے ہیں کہ بے شک وہ اپنے رب سے ملاقات کرنے والے اور یقیناً اسی کی طرف لوٹ کر جانے والے ہیں۔ عموماً ہم یہ جملہ کب بولتے ہیں؟ انا للہ و انا الیہ راجعون، جب کوئی مر جاتا ہے۔ اللہ سبحانہ وتعالیٰ فرماتے ہیں زندگی میں پڑھ لو، اس سے پہلے کہ تم اللہ کو پیارے ہو جاؤ، جیتے جیتے اللہ کے پیارے بن جاؤ۔ دیکھیے گا آیت 45 سے 46 میں وستعین بالصبر والصلاح، یہ آیت آپ کو مجھے ایک پیغام دیتی ہے، اور وہ کیا؟ اصلاح قلب میں نمازوں سے مدد لیجئے۔ نماز برائی سے روکتی ہے۔ 21 پارے کی پہلی آیت میں آتا ہے کہ جس میں اللہ تعالیٰ فرماتے ہیں کہ انَ الصلاۃ تنہی عن الفحشاء والمنکر، اگر اپنے اندر کچھ برائیاں دکھ رہی ہیں نا اس وقت اور آپ تھک گئی ہیں، آپ پریشان ہیں، میں اپنا یہ غلط کام چھوڑنا چاہتا ہوں، تو نماز شروع کر دیجئے۔ آپ نمازی بنتے جائیے، انشاءاللہ دل کی صفائی ہوتی رہے گی۔ تو تین چیزیں، صبر سے، نماز سے، اور خشیت الہی سے اصلاح قلب کا کام لینا ہے۔ آگے دیکھتے ہیں آیت 47 سے 62، ٹاپک لکھیے گا اذکروا نعمتی اللتی، نعمتوں کی یاد دہانی۔ کیونکہ جب نعمتیں یاد رہتی ہیں نا تو نعمتیں دینے والا بھی یاد رہتا ہے۔ اور کیا فرمایا؟ یا بنی اسرائیل اذکروا نعمتی اللتی انمت علیکم وانی فضلتکم علی العالمین، اے اولاد یعقوب، میری اس نعمت کو یاد کرو جو میں نے تم پر انعام کی اور میں نے تمہیں تمام جہانوں پر فضیلت دی۔ سوچئے ذرا، بار بار اللہ، یہ دوسری بار آ گئی آیت ابھی تک کی آیتوں میں، اللہ جب کسی قوم کو لوگوں کی ہدایت کے لیے چنے اور وہ خود بھی گمراہ ہو جائیں، یہ محرومی ہوتی ہے۔ اور وجہ کیا تھی؟ عقیدہ آخرت کا بگاڑ۔ تو فرما دیا وَاتَّقُوا يَوْمًا لَا تَجْزِي نَفْسٌ عَن نَفْسٍ شَيْئًا وَلَا يُقْبَلُ مِنْهَا شَفَاعَةٌ وَلَا يُؤْخَذُ مِنْهَا عَدْلٌ وَلَا هُمْ يُنصَرُونَ۔ آخرت کے بگاڑ کے چار ممکنہ راستے سے ایک آیت میں ہیں۔ جب کسی قوم کا عقیدہ آخرت بگڑتا ہے تو پھر وہ کیوں گناہ سے روکیں اور کیوں نیکیاں کریں، چوری چکاری لوٹ مار کریں، کیونکہ کوئی آخرت ہی نہیں۔ تو اپنے عقیدہ آخرت کو درست کرنے کی نیت سے سننے والی آیت، فرمایا اس دن سے ڈرتے رہو جب کوئی نفع کسی کو نہ دے سکے گا، جب کوئی کسی کو نفع نہ دے سکے گا، اور نہ شفاعت اور سفارش قبول ہوگی، اور نہ کوئی بدلہ اس کے عوض لیا جائے گا، اور نہ وہ مدد کیے جائیں گے۔ اللہ ہمیں آخرت کے معاملے میں سنجیدہ کر دے۔ اور پھر ان کی تاریخ کے واقعات میں سے فرعون کا قصہ شروع ہوتا ہے۔ وَإِذْ نَجَّيْنَاكُم مِّنْ آلِ فِرْعَوْنَ، اور جب ہم نے تمہیں فرعونیوں سے نجات دی جو تمہیں بدترین عذاب دیتے تھے، جو تمہارے لڑکوں کو مار ڈالتے تھے اور تمہاری لڑکیوں کو چھوڑ دیتے تھے، اس نجات دینے میں تمہارے رب کی بڑی مہربانی تھی۔ بنی اسرائیل آزمائے گئے فرعون کے ہاتھوں، بیٹیاں زندہ چھوڑ دی گئیں، بیٹے ذبح ہو گئے، وہ تو جسمانی قتل تھا نا۔ ہر دور میں کسی نہ کسی طرح سے فرعونیوں نے مسلمانوں کی نسلوں کو ہاتھ میں لیا۔ اللہ بچا کے رکھے آج کے دور کی مسلمانوں کی نسلوں کو۔ پھر کیا ہوا؟ فَإِذْ فَرَقْنَا بِكُمُ الْبَحْرَ فَأَنْجَيْنَاكُمْ وَأَغْرَقْنَا آلَ فِرْعَوْنَ وَأَنْتُمْ تَنْظُرُونَ، اور ہم نے حضرت موسیٰ، اور جب ہم نے تمہارے لیے دریا چیر پھاڑ دیا اور تمہیں اس سے پار کر دیا، اور فرعونیوں کو تمہاری نظروں کے سامنے اس میں ڈبو دیا، اور ہم نے حضرت موسیٰ علیہ السلام سے 40 راتوں کا وعدہ کیا، پھر تم نے اس کے بعد بچھڑا پوجنا شروع کر دیا اور ظالم بن گئے، لیکن ہم نے اس کے باوجود بھی پھر بھی تمہیں معاف کیا۔ کیوں؟ لعلکم تشکرون، تاکہ تم شکر کرو۔ یاد کریے، اللہ تعالیٰ بندے کو زندگی میں کئی بار سنبھلنے کا موقع دیتا ہے کہ میرے شکر گزار بن جاؤ۔ اور جب شکر گزار بنتے ہیں تو اللہ کتاب دیتا ہے، جیسے وَإِذْ آتَيْنَا مُوسَى الْكِتَابَ وَالْفُرْقَانَ لَعَلَّكُمْ تَهْتَدُونَ، اور ہم نے حضرت موسیٰ علیہ السلام کو تمہاری ہدایت کے لیے کتاب اور معجزے عطا فرمائے، جیسے آج میرے آپ کے سامنے یہ کتاب ہدایت ہے۔ یہ ہے اس بارے کی ہدایت کی آیتوں میں سے ایک اور آیت، آیت 53، ہدایت کا سر چشمہ کتاب، ذالک الکتاب لا ریب فیہ ھدی للمتقین، اور یہاں وَإِذْ آتَيْنَا مُوسَى الْکِتَابَ وَالْفُرْقَانَ لَعَلَّكُمْ تَهْتَدُونَ۔ آج ہم مسلمان اس پیغام کو اگر سمجھ جائیں، اصل بنیادی مقصد کسی کتاب کے نازل کرنے کا ہدایت ہوتی ہے، تو آپ کہیے مقصد نزول کتاب الہامیہ، اور وہ ایک نہیں زیادہ تھی، قرآن، انجیل، زبور اور سب سے پہلے تورات، یہ چار نام بچپن سے آپ اور میں سنتے آئے۔ تو یہاں الکتاب سے مراد قانون الہی اور فرقان سے مراد تفریق حق کو باطل ہے۔ اس وقت آپ جس ذوق اور شوق سے اور اپنے آپ کو ایسے جھکا کے سن رہے ہیں نا، تو یہ آپ کے لیے ہدایت کا سر چشمہ بنے گی انشاءاللہ، اور آپ جتنا اس سے فائدہ اٹھائیں گے اتنی ہی آپ کے سامنے اپنا کھولتی جائے گی۔ بے تکلف دوست اپنا کچھ نہیں چھپاتا، شوہر بیوی دو چار سال اکٹھے رہ لیں تو پھر ہر دکھ سکھ سانجھا ہو جاتا ہے۔ جتنا جس کے ساتھ پیار کریں وہ اتنا آپ کا بنتا ہے۔ آج آپ نے اس کتاب کو جس محبت سے تھاما ہے، دیکھیے گا ایک دن آئے گا یہ کتاب اپنے موتی ہیرے سب جواہرات آپ پہ انڈیل دے گی، اور اس میں سے آپ ہدایت کے سارے نگینے جڑیں گے اپنے دل کی دنیا پہ، جیسے کہ اللہ نے بنی اسرائیل کو موقع دیا، لیکن افسوس کہ ان میں سے اکثریت نہ مانی۔ کیسے؟ آیت 54 دیکھیے، وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ يَا قَوْمِ إِنَّكُمْ ظَلَمْتُمْ أَنفُسَكُمْ، جب حضرت موسیٰ علیہ السلام نے اپنی قوم سے کہا، اے میری قوم، بچڑے کو معبود بنا کر تم نے اپنی جانوں پر ظلم کیا ہے، اب تم اپنے پیدا کرنے والے کی طرف رجوع کرو، اپنے آپ کو آپس میں قتل کرو، تمہاری بہتری اللہ کے نزدیک اسی میں ہے، تو اس نے تمہاری توبہ قبول کی، وہ توبہ قبول کرنے والا اور رحم و کرم کرنے والا ہے۔ موسیٰ علیہ السلام بنی اسرائیل کی طرف بھیجے گئے پیغمبروں میں ایک نمایاں نام تھا، لیکن جو محبت اور اطاعت امت مسلمہ اور امت محمدیہ نے محمد رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ کی، بنی اسرائیل نے موسیٰ کے ساتھ نہ کی۔ آج ہمارا تھوڑا سا بس اطاعت کا اور عمل کا تعلق کمزور ہے، ویسے آج بھی امت مسلمہ اپنی شان میں نہیں ہے، ترقیب خاص ہے ترقیب میں قوم رسول ہاشمی۔ آج بھی دنیا میں بہترین گروہ اللہ کے سامنے یہی ہے، ضرورت ہے اس بات کی کہ اس کے اوپر ہم غور و فکر کریں، اور پھر اللہ سبحانہ تعالیٰ نعمتوں کی تذکیر کراتے ہیں۔ اور تم اسے بھی یاد کرو، تم نے موسیٰ علیہ السلام سے کہا تھا کہ جب تک ہم اپنے رب کو سامنے نہ دیکھ لیں ہرگز ایمان نہ لائیں گے۔ جس گستاہی کی سزا میں تم پر تمہارے دیکھتے ہوئے بجلی گری، لیکن پھر اس لیے کہ تم شکر گزاری کرو، اس موت کے بعد بھی ہم نے تمہیں زندہ کر دیا۔ اللہ مردہ قوموں کو زندہ کرتا ہے تاکہ ہدایت لے لیں۔ اور ہم نے تم پر بادلوں کا سایہ کیا اور تم پہ من و سلوا اتارا اور کہہ دیا کہ ہماری دیوی پاکیزہ چیزیں کھاؤ، اور ہم نے اور انہوں نے ہم پر ظلم نہیں کیا، البتہ وہ خود اپنی جانوں پر ظلم کرتے تھے۔ اور ہم نے تم سے کہا کہ اس بستی میں جاؤ، بیت المقدس کی طرف اشارہ، اور جو کچھ جہاں کہیں سے چاہو بفراغت کھاؤ پیو، اور دروازے میں سجدہ کرتے ہوئے گزرو، اور زبان سے حتتن کہو، ہم تمہاری خطائیں معاف کر دیں گے اور نیکی کرنے والوں کو اور زیادہ دیں گے۔ یہ اللہ کی شان ہے، یہ اللہ کی سنت ہے۔ پھر ان ظالموں نے اس بات کو جو ان سے کہی گئی تھی بدل ڈالا، ہم نے بھی ان ظالموں پر ان کے فسق اور نافرمانی کی وجہ سے آسمانی عذاب نازل کیا۔ کیا پتہ چلا کہ جو قوم نبی کی بات نہیں مانتی وہ اللہ کی پکڑ کا شکار ہو جاتی ہیں، اور اللہ کی پکڑ کے مختلف انداز ہوتے ہیں۔ پھر ان ظالموں نے اس بات کو جن سے کہی گئی تھی بدل ڈالا، کیا آج ہم نے تو نہیں بدل ڈالا؟ جب موسیٰ علیہ السلام نے اپنی قوم کے لیے پانی مانگا تو ہم نے کہا اپنی لاٹھی پتھر پر مارو جس سے 12 چشمے پھوٹ نکلے اور ہر گروہ نے اپنا چشمہ پہچان لیا اور ہم نے کہہ دیا کہ اللہ تعالیٰ کا رزق کھاؤ پیو اور زمین میں فساد نہ کرتے پھرو۔ نافرمانیوں سے زمین میں فساد پھیلتا، لیکن اس قوم کی بے صبری کی کیا کیفیت تھی، اس کا تذکرہ ہے آگے۔ وَإِذْ قُلْتُمْ يَا مُوسَى لَن نَصْبِرَ عَلَىٰ طَعَامٍ وَاحِدٍ، منو سلوہ اترا، لیکن انہوں نے ناشکری کی۔ کیا کہا؟ اور جب تم نے کہا اے موسیٰ ہم سے ایک ہی قسم کے کھانے پر ہرگز صبر نہ ہو سکے گا۔ سوال کیجئے، آج ہمارے بچے تو نہیں یہ کہتے، ہم نے ان کو ناشکرا تو نہیں بنا دیا؟ روز اچھے سے کھانے کھلا کر وہ اپنے لفظوں میں یہ کہتے ہیں، ماما روز ہی اچھے سے کھانے کھائیں، اب کوئی اور اچھے تو لائیے۔ تو جب بہت کچھ دیں گے تو پھر آگے جا کر یہی ہوگا۔ بنی اسرائیل کو گھر بیٹھے کھانا ملا، اللہ نے کہا تم میرے کام کرو، تمہارے کام میں کروں گا، تم دنیا میں دین کو پھیلاؤ، تمہارا رزق پانی میرے ذمے۔ انہوں نے کہا نہ نہ، ہمیں تو اپنے پیٹ کو پالنا ہے، دین کا کام تو خود کر لے۔ آگے پڑھیں گے سورۃ الاعراف میں، فس بنتا و رب کا قاتلا، موسیٰ تم جا کر اپنے رب کے ساتھ مل کر لڑائی کرو، ہم تو روٹی کما رہے ہیں اور بچے پال رہے ہیں۔ آج امت مسلمہ کچھ ایسا ہی رویہ اختیار کرتی ہے۔ کہنے لگے اس لیے اپنے رب سے دعا کیجئے وہ ہمیں زمین کی پیداوار، ساگ، ککڑی، گیہوں، مسور اور پیاس دے۔ ذائقوں کے حریص، اعلی کے بدلے ادنا کے طلبگار، یہی جملے میں تو بول دیتی ہوں ان کے اوپر۔ آپ نے فرمایا بہتر چیز کے بدلے ادنا چیز کیوں طلب کرتے ہو؟ دیکھیں جو اللہ دے وہ اچھا ہے کہ جو بندہ مانگے اور بندہ ڈھونڈے؟ آسمان سے گرے وہ اچھا کہ زمین سے نکالو؟ لیکن چسکا، زبان کا ٹیسٹ۔ آج امت مسلمہ ٹیسٹ کے لیے 100 میل دور جا کر اچھے ہوٹل میں کھانا کھانے کو تیار ہے، اور ہدایت کا علم اور اس کھانے کو لینے کے لیے شاید ایک گلی نکلنا بھی مشکل لگے، گھر میں ہی کر لے تو بھی بہت بڑی بات ہے۔ تو حضرت موسیٰ کے ذریعے پیغام مل گیا، کیا اللہ کے بدلے ادنا طلب کرتے ہو؟ اچھا شہر میں جاؤ، وہاں تمہاری چاہت کی یہ سب چیزیں ملیں گی، ان پر ذلت اور مسکینی ڈال دی گئی، اور اللہ کا غضب لے کر وہ لوٹے۔ یہ اس لیے کہ وہ اللہ تعالیٰ کی آیتوں کے ساتھ کفر کرتے تھے اور نبیوں کو ناحق قتل کرتے تھے، یہ ان کی نافرمانی اور زیادتیوں کا نتیجہ ہے۔ آپ دیکھیے چنی ہوئی قوم کا کیا حال ہوا، آپ کے سامنے ایک فلو چارٹ ہے۔ آیت 59 سے 61 میں ہدایت سے دور سرکش دل کی کیفیت بیان ہوئی، ولا تاسف الارض مفسدین کی صورت میں۔ کون ہوتا ہے سرکش دل؟ نمبر ایک، جہالت برتنے والا، اس کو اپنی جہالت بڑی پیاری ہوتی ہے، جیسے سونے والے کو اپنا سونا بڑا اچھا لگتا ہے۔ پھر خسارہ پانے والا ہوتا ہے، حد سے نکلنے والا ہوتا ہے، فساد پھیلانے والا اور نافرمانی کرنے والا۔ اللہ تعالیٰ ہمارے دلوں میں اگر سرکشی کے ہلکے سے بھی شائبے ہیں تو ان کو دور کر دے۔ اور اس کے بعد بڑی اہم آیت 62، ان الذین آمنوا والذین ہادوا والنصارى والصابئین، مسلمان ہوں، یہودی ہوں، نصارہ ہوں یا صابی ہوں، جو کوئی بھی اللہ تعالیٰ پر اور قیامت کے دن پر ایمان لائے اور نیک عمل کرے، ان کے اجر ان کے رب کے پاس ہیں، اور ان پر نہ تو کوئی خوف ہے اور نہ اداسی۔ بہت مس انڈرسٹوڈ کی گئی آیت۔ ایک صف میں اللہ نے بڑے بڑے نام رکھ دیے قوموں کے اور مذہبوں کے، اصل میں یہاں امت مسلمہ کی خوش فہمی دور کی گئی کہ صرف نام رکھنے سے تو یہود، نصارہ اور مجوسی نہ بچے، تم نام کے مسلمان بن کر کیسے بچو گے؟ پھر اس کے بعد آیت 63 سے 82 تک ٹاپک ہے نہ کرنے کے 100 بہانے۔ ہر قوم اور امت کو اللہ تعالیٰ انبیاء کرام کے ذریعے کچھ کاموں کے کرنے کا حکم دیتا ہے، لیکن قوموں پہ جب سستی اور جہالت چھا جائے اور دنیا کی محبت آ جائے تو ان کا رویہ کیا ہوتا ہے، اس کا اظہار آپ کو ان آیات میں دکھتا ہے۔ وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ وَرَفَعْنَا فَوْقَكُمُ الطُّورَ خُذُوا مَا آتَيْنَاكُمْ بِقُوَّةٍ وَاذْكُرُوا مَا فِيهِ لَعَلَّكُمْ تَتَّقُونَ، اور جب ہم نے تم سے وعدہ لیا، اللہ کے وعدے نبیوں کی قوموں سے آج ہم سے بھی ہے، لا الہ الا اللہ کا اقرار کر کے ہم بھی اصل میں اللہ سے کچھ کاموں کے کرنے کا وعدہ کرتے ہیں، اور تم پر طور پہاڑ لا کھڑا کر دیا اور کہا جو ہم نے تمہیں دیا اسے مضبوطی سے تھام لو اور جو کچھ اس میں ہے اسے یاد کرو تاکہ تم بچ سکو۔ دعا کیجئے کہ اللہ ہم بھی بچ جائیں۔ लेकिन तुम इसके बाद फिर भी फिर गए, यानी फिर बदल गए। कुछ दिन बाद दिल की हालत फिर बदल गई। फिर अगर अल्लाह का फजल और उसकी रहमत तुम पर न होती तो तुम नुकसान वाले हो जाते। और यकीनन तुम्हें इन लोगों का इल्म भी है जो तुम में से हफ्ते के बारे में हद से बढ़ गए, और हमने भी कह दिया कि तुम जलील बंदर बन जाओ। हजरत दाऊद अलैहिस्सलाम के दौर में ये वाकया हुआ, इसकी तफसीला तुम सूरत अल-अराफ में पढ़ेंगे। इसे हमने अगले पिछलों के लिए इबरत का सबब बना दिया और परहेजगारों के लिए वाजर नसीहत का। आगे से वो वाकया है जिसकी वजह से शायद इस सूरत का नाम सूरत अल-बकरा है, गाय का वाकया। और अल्लाह ताला दिलों के अंदर से वो मोहब्बतें निकालना चाहते हैं इस वाकये की रोशनी में जो अल्लाह के हुक्मों को मानने के रास्ते की रुकावट बन जाती हैं हम सब के लिए भी कभी कभार, हमेशा तो नहीं लेकिन कभी कभार। वइस काला मूसा लिकौमिही, और जब मूसा अलैहिस्सलाम ने अपनी कौम से कहा कि अल्लाह ताला तुम्हें एक गाय ज़िबा करने का हुक्म देता है, तो उन्होंने कहा हमसे मजाक क्यों करते हैं आप? आपने जवाब दिया मैं ऐसा जाहिल होने से अल्लाह ताला की पनाह पकड़ता हूँ। यहाँ पे अब आप और मैं कुरानी दुआओं में से तरतीब के एतबार से दूसरी दुआ पे पहुंच गए। यह है दुआ जो आपने मैंने याद भी करनी है और अरे बच्चों को भी सिखानी है। आऊज़ु बिल्लाहि अनकून मिनल जाहिलीन, सूरत अल-बकरा 67। मैं इससे अल्लाह की पनाह मांगता हूँ कि जाहिलों की सी बातें करूँ। और जहाँ क्या पता चला टैक्स के एतबार से कि जहालत क्या है, अल्लाह की बात सुनकर मानने की बजाय मजाक करने लगना। अल्लाह में ऐसी जहालत से बचाए। फन फ्रॉलिक फिक्शन बंदे को किताब हिदायत से ज्यादा प्यारा हो जाए, घंटों उसके लिए वक्त निकल जाए लेकिन दीन की बात के लिए इतना लंबा वक्त। हालांकि 24 घंटे में अगर आप 2 घंटे से कुछ ऊपर वक्त अपने लिए सर्व कर लें तो ये नफे का सौदा है। अब कौम का मुकालमा नबी के साथ सीधी सी बात थी, हुक्म सुना मान लो, लेकिन जब दिल न चाहे तो ना मानने के 100 बहाने। कालू दुलना रब्बक युबय्यिन लना माहिश, उन्होंने कहा है मूसा दुआ कीजिए। नोट करिए जब कौमों पे जहालत तारी होती है ना तो वो दुआएं भी खुद नहीं करते, कहते मौलवी साहब को बुलाएंगे, मस्जिद से बच्चे आएंगे दुआ करेंगे और फिर हम उनको खाना खिला देंगे। जहालत की बात है। दुआ तो आपका अपने रब के साथ एक राज है, आप अपने रब को पुकारिए और वो आपकी दुआ सुनता है। लिहाजा कहने लगे आप दुआ कीजिए कि अल्लाह ताला हमारे लिए इसका हुलिया बयान कर दे। आपने फरमाया सुनो वो गाय ना तो बिल्कुल बुढ़िया हो ना बच्ची बल्कि दरमियानी उम्र की नौजवान हो, अब जो तुम्हें हुक्म दिया जाता है बजा लाओ। वो फिर कहने लगे दुआ कीजिए कि अल्लाह ताला बयान करे कि इसका रंग क्या है। फरमाया वो कहता है कि वो गाय जर्द रंग की हो, चमकीला और देखने वालों को भला लगने वाला इसका रंग हो। ऐसे लग रहा है लड़की देखने जा रहे हैं, रंग रंग और हुक्म भूल गया। आज भी ऐसे ही उम्मत मुस्लिमा बाज सफा अल्लाह के सीधे साधे हुक्मों को मानने की बजाय तावीलात का दरवाजा खोल लेती है। लिहाजा अल्लाह सुबहाना ताला ने उन्हीं की बात इधर हमारे सामने रख दी। कालू दुलना रब्बक, वो कहने लगे अपने रब से दुआ कीजिए कि हमें इसका मजीद हुलिया बतलाए। इस किस्म की गाय तो बहुत हैं, पता नहीं चलता। यानी आज भी लोग कहते हैं पता नहीं अल्लाह हमसे क्या चाहता है, तो जब दिल न माने तो बात समझ भी नहीं आती। अगर अल्लाह ने चाहा तो हम हिदायत वाले हो जाएंगे। नोट कीजिए बस एक दफा जब उन्होंने हिदायत की बात की इंशाअल्लाह लमुख्तदून कहा, अल्लाह ने भी फिर हिदायत का रास्ता आसान कर दिया। दुआ करते अल्लाह हमारे लिए भी हिदायत के रास्ते आसान कर दे। आपने फरमाया कि अल्लाह ताला का फरमान है कि वो गाय काम करने वाली, जमीन में हल जोतने वाली और खेतों को पानी पिलाने वाली नहीं, वो तंदुरुस्त और बेदाग हो। उन्होंने कहा आपने हक वाज़ेह कर दिया, गो वो हुक्म बरादरी गोया कि वो हुक्म पूरा करने के करीब नहीं थे मगर इसे माना, लेकिन मानना पड़ा कह लीजिए। यानी अब आपने हक वाज़ेह कर दिया गोया कि वो बात मानने के करीब ना थे लेकिन उसे माना और वो गाय ज़िबह कर दी। यानी चारों नचार, जैसे हम भी फिर सर से पटकने के लिए कुछ कर ही लेते हैं, चलो अब क्या करें, करना तो पड़ेगा। अब इस सारे वाक्य के पीछे जो असल हकीकत ही उसका जिक्र है, वह इस कतल तुम नफसंफत दारा तुम फीहा, आयत 72। जब तुमने एक शख्स को कत्ल कर डाला फिर इसमें इख्तलाफ करने लगे और तुम्हारी पोशीदगी को अल्लाह ताला जाहिर करने वाला था, हमने कहा कि इस गाय का एक टुकड़ा मकतूल के जिस्म पर लगा दो वो जी उठेगा, اسی طرح اللہ تعالیٰ مردوں کو زندہ کرے گا، تمہیں تمہاری عقل مندی کی نشانیاں دکھاتا ہے، یعنی اللہ سبحانہ تعالیٰ اصل میں ان کے دل سے گائے کی محبت ختم کرنا چاہتے تھے جو مصریوں کے ساتھ رہتے ہوئے آ گئی، اسی طرح سے مرنے کے بعد دوبارہ جی آنے کا ان کا عقیدہ معدوم ہو چکا تھا اور ایک قتل بھی ہو گیا، تو اللہ تعالیٰ کئی سبب پیدا کرتا ہے لوگوں کو ہدایت پہ لانے کے لیے۔ تو دیکھیے کہ آیت 70 پہ ہمیں ایک بات سمجھ آ گئی کہ وَإِنَّا إِنشَاءَ اللَّهُ لَمُهْتَدُونَ، کیا بات ہے کہ ہدایت کن کو ملتی ہے؟ نمبر ایک، جو ہدایت کی طلب رکھے دل سے، جو دل سے ہدایت کی طلب رکھے، اور جو طلب نہ رکھے وہ ہدایت نہیں پا سکتا۔ اور آپ کا اس وقت آ کر بیٹھنا اور یہ سننا اس بات کی دلیل ہے کہ آپ کو ہدایت کی بھوک لگ چکی ہے، اور پہلے سے بھی بہت ہی تو بڑھ چکی ہے، اور اللہ تعالیٰ اس کو دن بدن بڑھا دے کہ ہم آج سے جو سفر شروع کریں وہ الناس تک پورے کا پورا ہمارے ساتھ چلے۔ اب جب وہ اتنا بڑا واقعہ دیکھ کر بھی نہ مانے تو اللہ سبحانہ تعالیٰ نے اس کے بارے میں ان کے لیے ایک فیصلہ کر دیا، اور وہ کیا تھا؟ آیت نمبر 74، ثم قست قلوبكم من بعد ذلك فهي كالحجارة، پھر اس کے بعد تمہارے دل پتھر جیسے بلکہ اس سے بھی زیادہ سخت ہو گئے۔ بعض پتھروں سے تو نہریں بہ نکلتی ہیں اور بعض پھٹ جاتے ہیں اور ان سے پانی نکل آتا ہے، اور بعض اللہ کے ڈر سے گر پڑتے ہیں، اور تم اللہ تعالیٰ کو اپنے اعمال سے غافل نہ جانو۔ پتھر دل لوگ، دیکھیے آئے 74، القلب القاسی، قساوت قلبی، دل کی سختی کی بات ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کے احادیث سے اگر ہم دیکھیں تو جب دل سخت ہوتا ہے تو بدبخت ہوتا ہے، اور دل کی بدبختی کی چار علامتیں آپ کے سامنے لکھی ہیں، نوٹ کر لیں۔ نمبر ایک، خوف الہی سے آنسو نہ بہنا، خود سے بھی پوچھتے جائیں کب آخری بار اللہ کے خوف سے میں روئی یا رویا۔ پھر امیدوں کا بڑھ جانا، طول العمل کہتے ہیں اس کو، لمبی امیدیں، جس کو آپ کہتے ہیں سامان 100 برس کا، پل کی خبر نہیں۔ تیسری چیز، دل کا سخت ہو جانا، قساوت قلبی۔ پھر مرنے والے گھر میں بھی بیٹھ کر لوگ اپنے میسیجز دیکھ داکھ رہے ہوتے ہیں، عبرت ہی نہیں لیتے۔ اور پھر لالچی بن جانا، حلم مزید، اللہ نہ کرے میرا دل آپ کا دل سخت ہو، علامتیں سامنے بعد میں چیک کیجئے۔ اسی طرح سے کچھ اور اسباب ہیں قسوت القلب کے۔ نمبر ایک، الذنوب والمعاصی، گناہ، عصیان۔ پھر کثرت الضحک، بہت ہی ہنسنا، ہر وقت فن کا ہی موڈ ہے، ہنستے ہنساتے ہی رہو۔ دیکھیں خوش رہنا اور بات ہے، اسمائل اور بات ہے، مسکرا کر تھوڑی سی ہنسی بھی اچھی ہے، لیکن صرف فن کلچر، دیٹ از ناٹ دا پرپز آف لائف۔ پھر اسی طرح سے تعلق بغیر اللہ، اللہ سے علاوہ دوسروں کے ساتھ کچھ زیادہ تعلق اور اللہ سے تعلق ٹوٹے ہوئے۔ پھر سماول اغانی، گانے کو کہتے ہیں، بجانے کو کہتے ہیں، میوزک، غنا جو ہے یہ دل میں نفاق بھرتا ہے۔ پھر حجر القرآن، قرآن کو چھوڑ دینا، محجوریت، سورۃ الفرقان میں پڑھیں گے انشاءاللہ مزید۔ اور اس طرح سے اصدقاء سو، بری دوستیاں، چیک کیجئے میرا کون سا دوست یا میری کون سی سہیلی مجھے برائی کی دعوت دیتی ہے، آہستہ آہستہ اس کو مینج کیجئے۔ اور الاسراف فی الطعام، کھانے میں زیادتی، اسراف، کہیں آج ہمارا یہ مقصد تو نہیں بن گیا، اللہ تعالیٰ ہمیں اس سے بچا کے رکھے اور اپنا محاسبہ کرنے والا بنائے۔ پھر آگے آیت نمبر 75 میں ان کی کچھ خیانتوں کا تذکرہ ہے، اور خاص طور پہ مسلمانوں کو جو مایوسی ہوئی تھی کہ اتنا بڑا معجزہ دیکھ کر بھی یہ نہیں مانے، شاید آگے مان جائیں۔ نبی صلی اللہ علیہ وسلم کی اتنی پیاری تعلیمات، آپ کا اتنا پیارا اخلاق، تو اللہ تعالیٰ کہہ رہے ہیں یہ تو مردے کو زندہ ہوتا دیکھ کر نہ مانے، کیسے؟ أَفَتَطْمَعُونَ أَن يُؤْمِنُوا لَكُمْ، مسلمانوں، کیا تمہاری خواہش ہے کہ یہ لوگ ایماندار بن جائیں؟ حالانکہ ان میں سے ایسے لوگ بھی ہیں جو کلام اللہ کو سن کر عقل اور علم والے ہوتے ہیں، پھر بھی بدل ڈالا کرتے ہیں۔ کیا پتہ چلا کہ جس کو نہیں ماننا وہ نہیں مانے گا۔ مرد ناداں پہ کلام دل فریب بے اثر، اس سے اور خوبصورت طریقے سے کتاب ہدایت کیسے ملے گی آپ کو مجھے؟ پھر بھی دل اس پہ نہ آئے تو دعا کیجئے کہ اہدنا الصراط المستقیم۔ जब मुसलमानों से, जब ईमान वालों से मिलते हैं तो अपनी ईमानदारी को जाहिर करते हैं, और जब आपस में मिलते हैं तो कहते हैं कि मुसलमानों को क्यों वो बातें पहुंचाते हो जो अल्लाह ने तुम्हें सिखाई हैं? क्या जानते नहीं ये तो अल्लाह ताला के पास तुम पर हुज्जत हो जाएगी? क्या नहीं जानते कि अल्लाह इनकी पोशीदगी और जाहिरदारी सबको जानता है? यानी अल्लाह से कैसे छुपा सकता है बंदा कोई बात जिसको अल्लाह ताला ने पेश किया हो? और बात यह है कि इनमें से बाज ऐसे भी अनपढ़ हैं जो किताब के सिर्फ जाहरी अल्फाज को ही जानते हैं और सिर्फ गुमान और अटकल पर हैं। अल्लाह ताला ऐसे लोगों से हमें न करे कि जो किताब की सिर्फ जाहिरदारी को देखे, जाहिरियत उनके सामने हो और दूसरी चीजें ना हो, और अटकलों का नाम दीन रखा। आज उम्मत मुस्लिमा का हाल इससे कुछ कम नहीं है। इन लोगों के लिए वईल है जो अपने हाथों की लिखी हुई किताब को अल्लाह ताला की तरफ से कहते हैं और इस तरह दुनिया कमाते हैं। इनके हाथों की लिखाई को और इनकी कमाई को हलाकत और अफसोस है। किसी कौम के मजहबी तबके पे जब जवाल छाता है तो बिल्कुल यही कैफियत है। लोगों को, बेचारों को असल किताब जो आज कुरान और सुन्नत की रोशनी में, उससे तो दूर कर दिया जाता है और इसके बरक्स अपनी लिखी हुई किताबें और अपने उलमा की बातें आम कर दी जाती हैं। अल्लाह ताला हमारी इस्लाह फरमा दे। हिदायत के रास्ते की रुकावटें देखिए इन आयात की रोशनी में। नंबर एक, नाशुक्री और मतकब्बिराना रवैया, फिर झूठ, बेजा सवालात, हीले बहाने, खुद साख्ता अकीदे और लंबी आरजुएं। आज उम्मत मुस्लिमा में इसके बहुत सारे रंग हैं। अल्लाह ताला आपको मुझे बचाए। और जब सच्चा दीन किताबों में छुप जाए और लोगों की बातें दीन बन जाएं, तो उसका नतीजा खुश फहमियां, और वो क्या है कि हमारे सिवा तो कोई जन्नत में नहीं जाएगा। आज भी उम्मत मुस्लिमा के मुख्तलिफ गिरोह अपने बारे में यही गुमान रखते हैं और दूसरों को खुल्लम खुला जहन्नमी करार देना चाहते हैं। तो आगे वाला हिस्सा अब खास तौर पे फिरका वारियत के रद्द के लिए है। वकालु लन तमस्सना नारु इल्ला अय्यामन मअदूदा, ये लोग कहते हैं हम तो सिर्फ चंद रोज जहन्नुम में रहेंगे। इनसे कहो क्या तुम्हारे पास अल्लाह का कोई परवाना, यानी कोई एनओसी है, कोई इजाजत का खत है, कोई परमिशन लेटर है तुम्हारे पास ये बात कहने पे? अगर है तो यकीनन अल्लाह ताला अपने वादे के खिलाफ नहीं करेगा, हरगिज नहीं। बल्कि तुम तो अल्लाह के जिम्मे वो बातें लगाते हो जिन्हें तुम नहीं जानते। तो सच क्या फिर, कौन जाएगा जन्नत में? सवाल आते जहनों में, तो उसका जवाब, बला मन कसब सैयतं वहातत बिही खतियतुहु फौलाइका असहाबुन नार हुम फीहा खालिदून। यकीनन, इस दर्द को महसूस कीजिए जो इस आयत में है। यकीनन जिसने भी बुरे काम किए और इसकी नाफरमानियों ने इसे घेर लिया, वो हमेशा के लिए जहन्नमी है। पहली नाफरमानी बंदा इरादे से करता है, फिर उसके बाद होने ही लगती है, और एक भंवर है, एक गर्दाप में बंदा फंसता है। तो ऐसे सब लोगों की तरफ हाथ बढ़ाइए, बिस्मिल्लाह करके उनको अल्लाह की किताब से जोड़िए, क्योंकि अगला वादा बड़ा ही खूबसूरत है। जन्नत किसको मिलेगी? कौन जन्नत में जाने का हकदार है? जो इसके तकाजे पूरे करेगा। आयत 82, वल्लज़ीना आमनु वामिलुस्सालिहाति उलाइका असहाबुल जन्ना, और जो लोग ईमान लाए और नेक काम करें वो जन्नती हैं, वो जन्नत में हमेशा रहेंगे। ऐ अल्लाह, हमें, हमारी नस्लों को, हमारे माँ बाप, भाई बहनों, हमारे शोहरों, हमारी बीवियों को इन्हीं में शामिल कर दे। और जितना ज्यादा आप इसके ऊपर ईमान रखते जाते हैं, जितनी आप इसकी कोशिशें करते जाते हैं, आप देखते हैं कि अल्लाह सुभाना ताला फिर आपके लिए उतना ज्यादा इन रास्तों को आसान करता है। तो आप मांगिए फिर अपने लिए, अपनी फैमिली के लिए, अपने घर वालों के लिए, अपने दोस्तों, साथियों और अहबाब के लिए, क्योंकि जितना ज्यादा आप और मैं इस चीज की ख्वाहिश करते जाएंगे, उतना ही ज्यादा अल्लाह की रहमतों से ये रास्ते आसान होते जाएंगे। आप देखते हैं कि कोई एक ही होता है जो किसी को बुलाता है और फिर उसकी जिंदगी में हिदायत का एक दिया जल जाता है। बी द कैंडल जो दूसरों को भी रोशन करती है। आपका मेरा काम क्या है? हम इस तरीके से इन चीजों को लें और समझें कि जिसके बाद फिर आपकी मेरी जिंदगी में हिदायत के चिराग भी जलें, हम खुद रोशनी बने आप देखिए कि जन्नत सस्ता सौदा नहीं है। उसको पाने और उस तक दूसरों को पहुंचाने की ख्वाहिश रखते हुए आपको कुछ अमली कोशिशें भी करनी पड़ती हैं। और ये इस वक्त आपका यहाँ बैठना और इतनी मोहब्बत से सुनना और सुनवाना इसी बात की दलील है कि हम अपनी और दूसरों की हिदायत चाहते हैं। मैं अपने समेत आप सब के लिए दुआ करती हूँ कि इस आयत में जो अल्लाह ने जन्नत के वादे किए और जन्नत की खुशखबरियाँ सुनाई, हम सबको और हमारी औलादों को, हमारे प्यारों को इसका मुकल्लफ कर दे और जन्नत के रास्ते दिन ब दिन हमारे लिए आसान से आसान तर हो जाएं। और इंशाल्लाह आप देखेंगे कि इसके बाद तो फिर खुशखबरियों के वो आपके पास पैगामात आएंगे कि जिसको आज जिंदगी में आप और मैं महसूस कर जाएं तो इंशाल्लाह ताला अल्लाह की रहमतें हमारे शामिल हाल होंगी। आप देखिए कि जब आप ये आयतें पढ़ते हैं और उसके बाद अपने लिए दुआ करते हैं, आपको क्या पता कि उसके बाद अल्लाह ताला आपको इसमें मजीद और क्या से क्या देना चाहता है। इसके बाद आगे देखिए आयत नंबर 83 से 96, टॉपिक लिखिए मीसाक के बनी इसराइल, बनी इसराइल से अहद, इसको कहते हैं 10 कमांडमेंट्स, अहकाम अशरा भी बोलते हैं। बनी इसराइल को हिदायत की तरफ बुलाने के जो अल्लाह ताला ने इंतजामात किए थे, उसका वो हिस्सा जो महाते शरिया में रहा, यानी आज इस्लाम में भी ये सारी चीजें एज इट इज हैं। इस्लाम दुश्मन नहीं है पिछली कौमों का, सिर्फ गलत चीजों को हटाकर सही चीजों को फॉर्म किया जाता है। आइए देखते हैं। वही सख्स नमी साख बनी इसराइल, और जब हमने बनी इसराइल से वादा लिया कि तुम अल्लाह के सिवा दूसरे की इबादत न करना और माँ बाप के साथ अच्छा सलूक करना, इसी तरह कराबतदारों, यतीमों और मिसकीनों के साथ, और लोगों को अच्छी बातें कहना, नमाजें कायम रखना, जकात देते रहना, लेकिन थोड़े से लोगों के अलावा तुम सब फिर गए और मुंह मोड़ लिया। अल्लाह ताला में मुंह मोड़ने वालों में शामिल न करें। और जब हमने तुमसे वादा लिया कि आपस में खून न बहाना, कत्ल ना करना और आपस वालों को जिला वतन मत करना, तुमने इकरार किया और तुम इसके शाहिद बने, यानी तुम खुद भी इसके गवाह हो, लेकिन फिर भी तुमने आपस में कत्ल किया और आपस के एक फिरके को जिला वतन भी किया और गुनाह और ज्याती के कामों में इनके खिलाफ दूसरों की तरफदारी की। हाँ, जब वो कैदी होकर तुम्हारे पास आए, तुमने इनके फिदिये दिए, लेकिन इनका निकालना जो तुम पर हराम था, इसका कोई ख्याल ना किया। अब इस पे अल्लाह सुभान व तआला का कमेंट है जो असल में इस वक्त आपके मेरे लिए भी पैगाम है, और वो क्या, अफतु मिनू नबीबा दिल किताबी व तक फुरू नबीबात, क्या बाज अहकाम पर ईमान लाते हो। यदि हम मुसलमान भी जरा सा अपने ऊपर लें, क्या हम वाकई दीन की कुछ बातों को तो मान लें और कुछ को छोड़ दें, और बाज के साथ कुफर करते हो। तुम में से जो भी ऐसा करे, इसकी सजा इसके सिवा क्या हो कि दुनिया में रुसवाई और क़यामत के सख्त अज़ाब की मार, और अल्लाह ताला तुम्हारे अमाल से बेखबर नहीं। ये हैं वो लोग जिन्होंने दुनिया की जिंदगी को आखरत के बदले खरीद लिया, इनके ना तो अजाब हल्के होंगे और ना इनकी मदद की जाएगी। दूसरी दफा देखिए तिजारत का तज़किरा, तो आयत 86 है जिसमें ये तज़किरा। हमने मूसा अलैहिस्सलाम को किताब दी, बार बार किताब 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 का लफ्ज दिल पर लिखा जा रहा है मेरे आपके, क्योंकि इसी किताब के जरिए हिदायत मिलती है। फिर क्या हुआ, और इनके पीछे रसूल भेजे, और हमने हजरत ईसा इब्ने मरियम को रोशन दलीलें दी और रूहुल कुदस से इनकी तायीद करवाई। लेकिन कौमों का हाल, इस पे भी जरा सा दिल में दर्द खींचिएगा, लोगों का हाल क्या होता है जो आज उम्मत मुस्लिमा में भी कुछ छुपा हुआ हाल नहीं है, और वो क्या, अफकुल्लमा जाकुम रसूलुम बिमा ला तहवा अनफुसुकुम उस्तकबरतुम, और वो क्या होता है, अब जरा इसको उर्दू में सुनिए। लेकिन जब कभी तुम्हारे पास रसूल वो चीज लाए जो तुम्हारी तबीयतों के खिलाफ थी, तुमने झट से तकबर किया, बस बास को तो झुटला दिया और बास को कत्ल भी कर डाला। ये कहते हैं कि हमारे दिल गिलाफ में है, बल्कि कहते क्या है, ये कहते हैं हमारे दिल गिलाफ हैं, गिलाफ वाले हैं। नहीं नहीं, बल्कि इनके कुफर की वजह से इन्हें अल्लाह ताला ने मालून कर दिया, इनका ईमान बहुत ही थोड़ा है। तो इन आयात से पता चलता है कि दीन के मामले में पिक एंड चूज नहीं करना, कोशिश कीजिए, थोड़ा थोड़ा लेते जाइए, आगे अल्लाह आसानियां करेगा। फिर आप देखिए आयत 88 में अलकल्बुल मुगल्लफ की बात है, कुलूबुना गुल्फ, गिलाफ चढ़े हुए दिल कौन से होते हैं? नंबर एक, जो दिल हक बात को ना सुन सके, और दूसरी बात, दिल जो हकीकत का इदराक ना कर सके। समझ ही नहीं आता ठीक क्या क्या नहीं। ना मानना तो मानना अगली बात है ना, यहां तो पहले से पता है कि हमने मानना ही नहीं, यानी ना मानने की नीयत करके, इरादे करके जब बंदा इस चीज पे आता है। फिर अल कल्बुल मुगल्लफ जो आयत 88 में है, उसकी मजीद चीजें में है जो मिलती हैं। नंबर एक, अहकाम की तहरीफ होती है, जो कि अभी हमने देखी, बदल लेते हैं मसले, हक की तकजीब करने वाले होते हैं, कुरान और नबी सल्लम को झुटलाने वाले, और हसद और तासुब का शिकार होते हैं। ये दुआ कीजिए कि अल्लाह हमारे दिलों को पर्दों में ना डाले। और इनके पास जब अल्लाह की किताब इनकी किताब को सच्चा करने वाली आई, हालांकि पहले वो खुद इसके जरिए कुफार पर फतह चाहते थे, तो बावजूद आ जाने और बावजूद पहचान लेने के फिर कुफर करने लगे। अल्लाह तला की लानत हो ऐसे कुफार पर। आयत 89 क्या बताती है कि जब नेमत मिलती है तो बहुत सारे नेमत को वैल्यू नहीं देते। भी समझ तराउ भी ही अनफुसहुम, बहुत बुरी है वो चीज जिसके बदले उन्होंने अपने आप को बेच डाला, और वो इनका कुफर करना है अल्लाह ताला की तरफ से नाजिल शुदा चीज के साथ। महज इस बात से जलकर कि अल्लाह ताला ने अपना फजल जिस बंदे पर चाहा नाजिल फरमा दिया, इसके बायस ये लोग गजब पर गजब के मुस्तहिक हो गए, और कुफार के लिए रुस्वा करने वाला अजाब है। क्या पता चला कि जो कौमें अल्लाह की पूरी बात को मानने की नीयत ही नहीं रखती, तो अल्लाह ताला आयत नंबर 87 से 90 में हिदायत के तालिब दिल को तंबीह करते हैं कि सुधर जाओ, अभी वक्त है, और आप कहिए कि हम इसी की कोशिश में तो बैठे हैं, और अल्लाह ताला हमें इसकी तौफीक दे। और इसके बाद फिर जब आयत 91 पे आप जाते हैं तो आपको एक और हकीकत समझ आती है, और वो क्या है कि अल्लाह की पकड़ ऐसे ही नहीं आती, कौमों के रवैये हैं क्या। वैज़ा क़ील लहुम आमिनू, और जब इनसे कहा जाता है कि अल्लाह की उतारी हुई किताब पर ईमान लाओ, तो कह देते हैं कि जो हम पर उतारी गई इस पर हमारा ईमान है, हालांकि इसके बाद वाली के साथ जो इनकी किताब की तस्दीक करने वाली हैं कुफर करते हैं। अच्छा, इनसे ये तो दरियाफ्त करें, आपको कुरानिक डायलॉग लग रहा है तर्जमा सुनने में भी, रुक रुक के पढ़ा करें, एक्सप्रेशंस के साथ पढ़ा करें, आधी बात तो उसी में समझ आती है, और अगर मैं स्ट्रेट सीधा पढ़ती जाऊं तो शायद आप बिल्कुल समझे ना, बल्कि सो भी चुके हों पीछे। तो अल्लाह कहते हैं अच्छा, इनसे ये दरियाफ्त तो करो, अगर तुम्हारा ईमान पहली किताबों पर है तो फिर तुमने अगले अंबिया को क्यों कत्ल किया? यानी इस नबी को तो नहीं मान रहे, तुमने तो अपने नबियों को भी ना माना। तुम्हारे पास तो मूसा यही दलीलें लेकर आए, लेकिन तुमने फिर भी बछड़ा पूजा, तुम हो ही जालिम। जब हमने तुमसे वादा लिया और तुम पर तूर को खड़ा कर दिया और कह दिया कि हमारी दी हुई चीज को मजबूत थामो, यानी तौरात, अल्लाह की किताबें मजबूती से थामने की जरूरत है, और सुनो, और उन्होंने कहा हमने सुना और नाफरमानी की, और इनके दिलों में बछड़े की मोहब्बत गोया पिला दी गई, बस अब इनके कुफर के, इनसे कह दो कि तुम्हारा ईमान तुम्हें बुरा हुक्म दे रहा है अगर तुम मोमिन हो। तो ये है आयत 93 में दिल की एक कैफियत, अल कल्बु अल मुशर्रबु बिल कुफर, कुफर में डूबा हुआ, कुफर में मुबतला दिल, अल्लाह ताला ऐसे दिलों से निकाल दे। इसके बाद होता क्या है, लंबी उम्र की ख्वाहिश होती है, और चाहे उस जिंदगी में कोई काबिले जिक्र कारनामा ना हो, अपनी सालगिरह बंदा मनाता है, और हर सालगिरह पे अगर एक बार सोच ले कि इस साल में किया क्या है, तो इंशाल्लाह इससे फायदा होगा और अच्छे काम करने की मजीद रग़बत होगी। قُلِنْ كَانَتْ لَكُمُ الدَّارُ الْآخِرَةُ عِنْدَ اللَّهِ خَالِصَةً مِنْ دُونِ النَّاسِ, आप कह दीजिए अगर आखिरत का घर सिर्फ तुम्हारे ही लिए है अल्लाह के नजदीक और किसी के लिए नहीं, तो आओ अपनी सच्चाई के सबूत में मौत तलब करो, लेकिन अपनी करतूतों को देखते हुए कभी भी मौत नहीं मांगेंगे। अल्लाह ताला जालिमों को खूब जानता है, अल्लाह का वादा है, बल्कि सबसे ज्यादा दुनिया की जिंदगी का हरीस, ए नबी, आप इन्हीं को पाएंगे। ये हिस्से जिंदगी में मुशरिकों से भी ज्यादा हैं। इनमें से तो हर शख्स एक एक हजार साल की उम्र चाहता है, गोया ये उम्र दिया जाना भी इन्हें अजाब से नहीं छुड़ा सकता। अल्लाह ताला इनके कामों को बखूबी देख रहा है। आज हमारे यहाँ भी तो एक शेर मशहूर है ना कि जियो तुम हजारों साल और हर दिन के हो, हर साल के हो दिन हजार। तो याद रखिए, काम की जिंदगी गुजार जाइए, छोटी जिंदगी में बड़े काम अल्लाह आपसे ले ले। लंबी उम्रों के बाद अगर उतना ही गुनाहों के बटारे खुल गए तो खसारा होगा। आगे आयत 97 से 103। इन आयत में वमा यकफुरुबिहा इल्लल फासिकून का टॉपिक है, यानी फासिक ही इनकार करते हैं, और इसी के अंदर भी जादू टूने की बात भी आने वाली है। फरमाया, ऐ नबी, आप कह दीजिए जो जिब्राइल का दुश्मन हो, जिसने आपके दिल पर पैगाम बारी ताला अल्लाह ताला के हुक्म से नाजिल किया, जो पैगाम इनके पास की किताब की तस्दीक करने वाला और मोमिनों को हिदायत और खुशखबरी देने वाला। आपने नोट किया आयत 97, कल्ब मोहम्मद, कल्ब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कितना प्यारा बर्तन था जिसपे कुरान नाजिल हुआ। तो कहिए कि कल्बे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर किताबे हिदायत और किताबे बुशरा का नजूल हुआ। अल्लाह आज मेरे आपके दिल पे इस कुरान को नाजिल कर दे अमल के लिए, सुनने के लिए। तो अल्लाह भी इसका दुश्मन है। किसका? जो शख्स अल्लाह का और इसके फरिश्तों और इसके रसूलों और जिब्राइल और मीकाइल का दुश्मन हो, ऐसे काफिरों का दुश्मन खुद अल्लाह ताला। लिहाजा अल्लाह के किसी प्यारे से दुश्मनी नहीं करनी। रिवायत देखिए, 5005 मिशकातुल मसाबीह की रिवायत है और सही मुस्लिम में भी मौजूद है। अबू हुरैरा रावी हैं, जिसमें अल्लाह की बंदे से मोहब्बत की बात है। अल्लाह ताला हमें मोहब्बत वालों में शामिल कर दे। इंशाल्लाह आगे ये पूरी हदीस हम पढ़ेंगे। आगे देखिए आयत 99, और यकीनन हमने आँख की तरफ रोशन दलीलें भेजी हैं जिनका इनकार सिवाय बदकारों के कोई नहीं करता। ये लोग जब भी कभी कोई अहद करते हैं तो इनकी एक न एक जमात इसे तोड़ देती है, बल्कि इनमें से अक्सर ईमान से खाली हैं। जब कभी इनके पास अल्लाह का कोई रसूल इस किताब की तस्दीक करने वाला आया, इन अहले किताब के एक फिरके ने अल्लाह की किताब को इस तरह पीठ पीछे डाल दिया गोया के जानते ही न थे। जी, जब फिक्शन सामने आता है तो किताब हिदायत पीछे हो जाती है। आज भी देखिए, कुरान को पढ़ने सीखने समझने वाले कितने और फिक्शन के पीछे भागने वाले कितने। और जब किताब पीछे हो तो फिर क्या होता है? लाजमी नतीजा है वत्तवउमा तत्लु शयातीन वाला मुल्क सुलेमान, और इस चीज के पीछे लग गए जिसे शयातीन हजरत सुलेमान की हुकूमत में पढ़ते थे। सुलेमान ने तो कुफर न किया था, बल्कि यह कुफर शैतानों का था। वो लोगों को जादू सिखाया करते थे। और बाबुल में हारूत और मारूत दो फरिश्तों पर जो उतारा गया था, वो दोनों भी किसी शख्स को इस वक्त तक नहीं सिखाते थे जब तक ये ना कह दें कि हम तो एक आजमाइश हैं, तू कुफर ना कर। पता चला कि जादू का सीखना सिखाना कुफर है। फिर लोग इनसे वो सीखते जिससे खामंद और बीवी में जुदाई डाल दें, और दरअसल वो बगैर अल्लाह ताला की मर्जी के किसी को कोई नुकसान नहीं पहुंचा सकते। ये वो लोग हैं, ये लोग वो सीखते जो इन्हें नुकसान पहुंचाए और नफा ना पहुंचा सके। आप इस वक्त क्या सुन रहे हैं? फायदा हो रहा? अल्हम्दुलिल्लाह। और वो बिल यकीन जानते हैं कि इसके लेने वाले का आखरत में कोई हिस्सा नहीं, और वो बदतरीन चीज है जिसके बदले वो अपने आप को फरोख्त कर रहे हैं। काश के वो जानते होते। लिहाजा जादू टूना करने कराने वालों को यहाँ तजदीद ईमान की दावत है आयत 103 में। कैसे? अल्लाह ताला फरमाते हैं, वलौ अन्नहुम आमनु वत्तकौ लमसूबतुम मिन इंदिल्लाहि खैर, अगर ये लोग साहिब ईमान और मुत्तकी बन जाते तो अल्लाह ताला की तरफ से बेहतरीन सवाब इनको मिलता अगर वो जानते होते। तो लिखिए आयत 102 में जादू की बात है। जादू क्या है? हिदायत से दूरी का एक बहुत बड़ा सबब, और उम्मत मुस्लिमा में भी इसके आने की खबरें नबी सल्लम दे चुके। किसी भी तरह का जादू टूना जिंदगी में है उसको निकाल दें। इस पे हमारे पास एक बुक है दम जरिया इलाज, जिसमें काफी तवील तरीका इलाज और अहादीस और वज़ाइफ और चीजें हैं, आप उससे फायदा उठा सकते हैं। इंशाल्लाह जो लोग लिस्ट में उनको उस कार्डियो लिंक भी दे दिया जाएगा ताकि आप उससे फायदा उठा लें। और अब आखिरी हिस्सा है, बस पारे का एंड हो रहा है। आयत 104 से 121, वल्लाहु यख्तस्सु बिरहमतिही मन यशा, अल्लाह जिसको चाहता है अपनी रहमत के लिए चुन लेता है। दुआ करें अपने चुने जाने के लिए और अपनी नस्लों के चुने जाने के लिए। या अय्युहल्लज़ीना आमनू, ایمان والو، تم نے صلی اللہ علیہ وسلم کو رائنہ نہ کہا کرو، بلکہ انظر نہ کہو، یعنی ہماری طرف دیکھیے اور سنتے رہا کرو، اور کفار کے لیے دردناک عذاب ہے۔ توہین رسالت کے مرتقبین کو اوور لک کرتے ہوئے ایمان والوں سے کہا تم اور نبی صلی اللہ علیہ وسلم کی سنتوں پہ جڑ جاؤ۔ آج کے دور میں اگر کوئی اللہ کے نبی کے ساتھ ایسا کرے تو یہی ہے کام کرنے کا، آپ اور زیادہ قرآن اور سنت سے جڑ جائیں۔ نہ تو اہل کتاب کے کافر اور نہ مشرکین چاہتے ہیں کہ تم پر تمہارے رب کی کوئی بھلائی نازل ہو، ان کے اس حسد سے کیا ہوا، یعنی کیا ان کے اس حسد کی وجہ سے ایسا ہوا؟ بالکل نہیں ہوا۔ اللہ تعالیٰ جسے چاہے اپنی رحمت خصوصیت سے عطا فرمائے، اور اللہ تعالیٰ بڑے فضل والا ہے۔ جس آیت کو ہم منسوخ کر دیں یا بھلا دیں اس سے بہتر یا اس جیسی اور لاتے ہیں، کیا تو نہیں جانتا کہ اللہ تعالیٰ ہر چیز پر قادر ہے؟ ہم کہتے ہیں اللہ قادر، القادر، القدیر، المقتدر۔ آج آپ دیکھیں کہ جب اللہ تعالیٰ کے ناموں پہ آپ غور کرتے ہیں تو آپ کو یہ ساری خوبیوں کا یقین ہو جاتا ہے قرآن پڑھ کے۔ کیا تجھے علم نہیں کہ زمین و آسمان کا ملک اللہ ہی کے لیے ہے، اور اللہ کے سوا تمہارا کوئی ولی اور مددگار نہیں؟ کیا تم اپنے رسول سے یہی پوچھنا چاہتے ہو جو اس سے پہلے موسیٰ علیہ السلام سے پوچھا گیا تھا؟ سنو، کفر کو یعنی ایمان کو کفر سے بدلنے والا سیدھی راہ سے بھٹک جاتا ہے۔ میسج اس میں آپ کے میرے لیے کہ عمل کی باتوں پہ غور کرو سوالات پوچھنے سے زیادہ۔ ان اہل کتاب کے اکثر لوگ باوجود حق واضح ہو جانے کے محض حسد اور بغض کی بنا پر تمہیں بھی ایمان سے ہٹا دینا چاہتے ہیں، تم بھی معاف کرو اور چھوڑو یہاں تک کہ اللہ تعالیٰ اپنا حکم لائے۔ یقیناً اللہ تعالیٰ ہر چیز پر قدرت رکھتا ہے۔ تم نمازیں قائم رکھو اور زکوٰۃ دیتے رہا کرو، اور جو کچھ بھلائی تم اپنے لیے آگے بھیجو گے سب کچھ اللہ کے پاس پالو گے، بے شک اللہ تعالیٰ تمہارے اعمال کو خوب دیکھ رہا ہے۔ میں دعا کروں گی کہ آپ میں جو لوگ بیٹھ کر اس وقت سن رہے ہیں اور بعد میں بھی سنیں گے، آپ کا یہ عمل بھی اللہ تعالیٰ اپنے پاس محفوظ کر لے اور کل آپ اس کو وہاں پا سکیں۔ اس کے بعد ان کی کچھ فرقہ واریت سے بھری ہوئی باتیں۔ یہ کہتے ہیں جنت میں یہودی اور نصرانی کے سوا کوئی نہ جائے گا، یہ صرف ان کی آرزوئیں ہیں۔ ان سے کہو اگر تم سچے ہو تو کوئی دلیل تو پیش کرو۔ سنو، جو بھی اپنے آپ کو خلوص کے ساتھ اللہ کے سامنے جھکا دے بے شک اسے اس کا رب پورا بدلہ دے گا، اور اس پر نہ کوئی خوف ہوگا، نہ غم اور نہ اداسی۔ اللہ تعالیٰ آپ کا میرا دل ایسا ہی کر دے۔ یہود کہتے ہیں نصرانی حق پر نہیں، اور نصرانی کہتے ہیں کہ یہودی حق پر نہیں، حالانکہ یہ سب لوگ تورات پڑھتے ہیں۔ یعنی دیکھو کتاب والوں کا اخلاق، عمل کی بات ہے۔ امت مسلمہ کے دینداروں کو بھی یہ نہیں جچتا کہ وہ ایک دوسرے پہ منہ کھول کھول کے تنقید کریں، علمی اختلافات کو بیٹھ کر تہذیب اور ادب کے ساتھ پورا کیجئے۔ امت کو تماشا نہ بنائیے اور دنیا کو تماشا نہ دکھائیے۔ اسی طرح انہی جیسی بات بے علم لوگ بھی کہتے ہیں، یعنی یہ بے علمی کی بات ہے کہ دوسروں کے ساتھ مناظرے کا انداز اختیار کر کے اسلام کو بدنام کیا جائے دنیا میں۔ قیامت کے دن لوگ ان کے اس اختلاف کا فیصلہ ان کے درمیان کرے گا۔ وَمَنَ أَسْلَمُ مِمَّنَ مَسَاجِدَ اللَّهِ أَن يُذْكَرَ فِيهَا اسْمُهُ، فرقہ واریت کا جو نقصان ہے وہ بتایا جا رہا ہے، فی حسمہ وسع فی خرابیہا، اور وہ کیا کہ مسجدیں ویران ہو جاتی ہیں۔ پھر اس شخص سے بڑھ کر ظالم کون ہے جو اللہ کی مسجدوں میں اللہ کے ذکر کیے جانے کو روکے اور ان کی بربادی کی کوشش کرے؟ ایسے لوگوں کو خوف کھاتے ہوئے ہی اس میں جانا چاہیے۔ ان کے لیے دنیا میں بھی رسوائی ہے اور آخرت میں بھی بڑا عذاب ہے، یعنی مسجد میں صرف اللہ کی بات ہوگی۔ دل ڈرتا ہو، کسی بہت بڑے کے گھر میں جاتے ہوئے جو دل کی کیفیت ہے وہ مسجد میں جا کر ہو، کہاں وہاں آوازیں اٹھیں اور پھر بعد میں جھگڑے پولیس کو سمیٹنے پڑے۔ اللہ ایسی رسوائی سے بچائے امت مسلمہ کو۔ اور مشرق اور مغرب اللہ ہی کا ہے، تم جدھر بھی منہ کرو ادھر ہی اللہ کا رخ ہے، ادھر ہی اللہ کا منہ ہے۔ اللہ تعالیٰ کشادگی اور وسط والا اور بڑے علم والا ہے۔ اللہ تعالیٰ سے یہ دعا کیجئے، اللہ تعالیٰ ہمیں بھی وسط قلبی عطا فرمائے۔ یہ کہتے ہیں کہ اللہ کی اولاد ہے، نہیں بلکہ وہ پاک ہے۔ کس سے؟ کہ اس کی کوئی اولاد ہو۔ امیجن کیجئے یہ باتیں کرنے والے کیسے اللہ سبحانہ تعالیٰ کے بارے میں اتنی بڑی بڑی باتیں کرتے ہیں۔ زندگی میں ایک اصول یاد رکھیے کہ جس کی زبان کھل جاتی ہے نا وہ اللہ کے بارے میں بھی غلط باتیں کرنے سے نہیں چوکتا۔ فرقہ واریت کا لا محالہ نتیجہ یہ ہوتا ہے کہ لوگ پھر نہ تو اللہ کا حق دیتے ہیں اور نہ بندوں کا حق دیتے ہیں، اور کیا کہتے ہیں کہ اللہ کی اولاد نہیں بلکہ وہ پاک ہے، اور زمین و آسمان کی تمام مخلوق اسی کی ملکیت میں ہے اور ہر ایک اس کا فرما بردار ہے، اور زمین و آسمان کو پیدا کرنے والا ہے، وہ جس کام کو کرنا چاہے اس کے بارے میں کہہ دیتا ہے، کیا کہہ دیتا ہے، کن فیکون، پھر وہ چیز ہو جاتی ہے۔ اس سے کیا پتہ چلتا ہے کہ ایک انسان جتنا زیادہ اللہ تعالیٰ پہ نظریں لگاتا ہے اللہ سبحانہ تعالیٰ اس کے لیے اس بات کو اتنا ہی آسان کر دیتا ہے، اور جتنا زیادہ آپ اللہ سبحانہ تعالیٰ کے معاملے میں ان چیزوں کو دیکھ لیتے ہیں تو اتنا ہی زیادہ آپ کا اللہ تعالیٰ کے بارے میں دل کھلنے لگتا ہے۔ اسی طرح بے علم لوگوں نے بھی کہا تھا کہ خود اللہ تعالیٰ ہم سے باتیں کیوں نہیں کرتا، یا ہمارے پاس کوئی نشانی کیوں نہیں آتی۔ اسی طرح انہی جیسی باتیں ان کے اغلوں نے بھی کی، ان کے اور ان کے دل آپس میں یکساں ہو گئے، ہم نے تو یقین والوں کے لیے نشانیاں بیان کر دی۔ یہ ہے جی قلب متشابہ، دل کی کیفیت میں کیفیت، کہ جب سوچ ملتی ہے نا تو لفظ اور دل بھی ملنے لگتے ہیں، القلب المتشابہ، اور ایک جیسے لوگ ایک ہی ساتھ رہتے ہیں۔ آیت 118 میں دیکھیے اس کی مثال، تشابہت قلوبہم، ہدایت یافتہ دل ہوگا نا تو زبان سچی ہوگی، یہ لکھ کے رکھ لیجئے کہیں بھی، اور گمراہ دل ہوگا تو زبان جھوٹی ہوگی۔ اسی لیے باغ اللہ کے نبی صلی اللہ علیہ وسلم کے ناطے بڑی پیاری بات ہے، انا ارسلناک بالحق بشیرا ونذیرا، ہم نے آپ کو حق کے ساتھ خوشخبری دینے والا اور ڈرانے والا بنا کر بھیجا ہے، اور جہنمیوں کے بارے میں آپ سے باز پرس نہیں ہوگی، آپ سے یہودی اور نصرانی ہرگز راضی نہ ہوں گے جب تک کہ آپ ان کے مذہب کے تابع نہ بن جائیں۔ آپ کہہ دیجئے کہ اللہ کی ہدایت ہی ہدایت ہے، کیا پتہ چلا کہ ہمیں ہمارا دین کافی ہے، اور اگر آپ نے اس کے باوجود کہ آپ کے پاس علم آ گیا پھر بھی ان کی خواہشوں کی پیروی کی تو اللہ کے پاس آپ کے لیے نہ تو کوئی ولی ہوگا اور نہ کوئی مددگار، جنہیں ہم نے کتاب دی اور وہ اسے پڑھنے کے حق کے ساتھ پڑھتے ہیں، وہ اس کتاب پر ایمان بھی رکھتے ہیں، اور جو اس کے ساتھ کفر کرے وہ نقصان والا ہے۔ دعا کیجئے اللہ اس کتاب کا حق ادا کرنے کی ہم سب کو توفیق دے۔ دیکھیے آیت 120 میں، ان ھدا اللہ ھو الھدا، یہ جملہ آیا ہے تو کیا پتہ چلا کہ ہدایت تے حقیقی صرف اللہ کے پاس ہے۔ کیسے؟ پورے دین پہ عمل کرنا ہے، افتومنون بعد الکتاب، والا حصہ نہیں بننا، خواہشات کی پیروی سے بچنا ہے، اور گروہ بندیوں سے دور رہنا ہے۔ بولیے انشاءاللہ۔ اور اب آخری، بالکل آخری حصہ، ایک شخصیت سے آپ کی میری ملاقات کرائی جا رہی ہے، آیت 122 سے 141 پارے کے آخر تک۔ ابراہیم علیہ السلام کی سرگزشت ہے۔ ابراہیم کون تھے؟ ایک رول ماڈل تھے، یہود بھی ان کو مانتے، نصارہ بھی مانتے، مسلمان بھی مانتے، اسی لیے اب تیسری بار اس امت کو پکارا جا رہا ہے، یا بنی اسرائیل، اے اولاد یعقوب، میں نے جو نعمتیں تم پر نازل کی ہیں ان کو یاد کرو، میں نے تو تمہیں تمام جہانوں کے لیے فضیلت دے رکھی تھی، اور اس دن سے ڈرو جس دن کوئی نفس کسی نفس کو کوئی فائدہ نہ پہنچا سکے گا، نہ کسی شخص سے کوئی فدیہ قبول کیا جائے گا، نہ ہی کوئی شفاعت نفع دے گی، نہ اسے کوئی شفاعت نفع دے گی، نہ ان کی مدد کی جائے گی۔ کون تھے ابراہیم؟ ذرا دیکھیے اتنی چنی ہوئی ہستی، اور اس کا نام کس چیز سے ہے؟ اللہ تعالیٰ نے ان کا تذکرہ فرما دیا، ان کے دل کے حالات سے، ہدایت کے اعتبار سے ان کے قلب کی کیا کیفیت تھی۔ اللہ تعالیٰ نے آزمائشوں سے بات شروع کی، وَإِذِ ابْتَلَىٰ إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَتَمَّهُنَّ، جب ابراہیم علیہ السلام کو ان کے رب نے کئی کئی باتوں سے آزمایا اور انہوں نے سب کو پورا کر دیا، تو اللہ تعالیٰ نے فرمایا، میں تمہیں لوگوں کا امام بنا دوں گا، عرض کرنے لگے اور میری اولاد کو، فرمایا، میرا وعدہ ظالموں سے نہیں۔ دیکھیں ابراہیم کا یہ جملہ کتنا فلبدی ہے، انسان کو کوئی بھی نعمت ملے تو اس کے فوراً بعد بچوں کا خیال آتا ہے، تو اس وقت چونکہ ہمیں علم کی ہدایت کی نعمت مل رہی ہے تو بچوں کے لیے دعا اور کوشش کیجیے، ویکینڈ پہ تو خاص طور پہ اپنے بچوں کو ساتھ لے کر بیٹھیے، اور باقی دنوں میں بھی اس کی کوشش کیجیے۔ ہم نے بیت اللہ کو لوگوں کے لیے ثواب اور امن و امان کی جگہ بنایا، तुम मुकाम इब्राहिम को जाए नमाज मुकर्रर कर लो। हमने इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम से वादा किया और वादा लिया और इस्माइल अलैहिस्सलाम से वादा लिया कि तुम मेरे घर को तवाफ करने वालों और एतिकाफ करने वालों और रुकू और सजदा करने वालों के लिए पाक साफ रखो। देखे चुने हुए लोगों से अल्लाह के घरों की सफाई का काम लिया जा रहा है और उनके बनाने का। दुआ कीजिए हम भी अल्लाह के घरों को देखने वाले बन जाएं, उसकी सफाई सुथराई, उसकी टेक केयर, और वो कैसे? दुआओं के साथ। जब इब्राहिम अलैहिस्सलाम ने कहा, ऐ परवरदिगार तो इस जगह को अमन वाला शहर बना और यहाँ के बशिंदों को जो अल्लाह ताला पर और क्यामत के दिन पर ईमान रखने वाले हों फलों की रोजियां दे। अल्लाह ताला ने फरमाया, मैं काफिरों को भी थोड़ा फायदा दूंगा, फिर इन्हें आग के अजाब की तरफ बेबस कर दूंगा। ये पहुंचने की बुरी जगह है। क्या पता चला? आयत 127 से रब्बना तकब्बल मिन्ना। कबूलियत की ज्यादा फिक्र कीजिए, काबिलियत से ज्यादा, क्योंकि असल चीज कबूलियत है। और दुआएं मांगते रहा करें इन कामों को करने के दौरान, जैसे कि इब्राहिम और इस्माइल ने मांगी। वाइजरफ इब्राहिम उल कवायद, इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम काबा की दीवारें या बुनियादें उठाते जाते थे और कहते जा रहे थे कि ऐ परवरदिगार तू हमसे कबूल फरमा, तू ही सुनने वाला और जानने वाला है। क्या पता चला? नेकी करके तौबा। हम तो गुनाह करके तौबा ना करें। और ये दुआ भी आ गई आपके सामने, पारे की दुआओं में से एक और दुआ इस वक्त सामने मौजूद है हमारे। और दुआ 128 में क्या है? ऐ हमारे रब, हमें अपना फर्मा बरदार बना ले और हमारी औलाद में से भी एक जमात को अपना इताद गुजार रख और हमें अपनी इबादतें सिखा। यानी घर बना लिया, तरीका इबादत खुद नहीं जात किया, ये अल्लाह सिखाता है। और हमारी तौबा कबूल फरमा, तू तौबा कबूल फरमाने वाला और रहमो करम करने वाला। तो दुआओं में से तीसरी दुआ आज आपके सामने है, आयत 127-128, रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, रब्बना वजालना मुस्लिमैनि लक, लक व मिन ज़ुर्रियतना व मिन ज़ुर्रियतिना उम्मतन मुस्लिमतन लक, वरिना मनासिकना व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। आपने भी इन दुआओं को मांगना है इंशाल्लाह अपने बच्चों के साथ मिलकर, जैसे इब्राहिम इस्माइल अलैहिस्सलाम के साथ मांग रहे हैं। फिर एक और दुआ, ए हमारे रब इनमें से इन्हीं में से रसूल भेज जो इनके पास तेरी आयतें पढ़े, इन्हें किताबो हिकमत सिखाए और इन्हें पाक करे, यकीनन तो गलबे वाला और हिकमत वाला है। आज आप भी दुआ कीजिए, आज अच्छे उस्तादों और अच्छे दीन के साथियों को मांगने की जरूरत है, क्योंकि कुरान तो मौजूद है, किताब तो मौजूद है, अच्छा समझ कर समझाने वाले मिल जाए तो सोने पे सुहागा हो जाएगा। दीन इब्राहिम से वही बेरगबती करेगा जो महज बेवकूफ हो। अब बिल्कुल आखिरी जुमले हैं, इसको जरा दिल की तख्ती पे लीजिए। हम ऐसे लोगों को क्या कहते हैं और अल्लाह क्या कहता है? हमने तो इसे दुनिया में भी वर्गजीदा किया था और आखरत में भी वो नेकुकारों में से हैं। जब कभी भी ने इनके रब ने कहा फरमाबरदार हो जाओ, उन्होंने कहा मैंने रब्बुल आलमीन की फरमाबरदारी की। इसी की वसीयत इब्राहिम और याकूब अलैहिस्सलाम ने अपनी औलाद को की के हमारे बच्चों। अब ये सब बातें अपने बच्चों को नजर में रख के सुनिए, बच्चों के बच्चों के बच्चे, अपने नहीं है तो बहन भाइयों के बच्चे। क्या? ए बच्चों, ए हमारे बच्चों, अल्लाह ने तुम्हारे लिए इस दीन को पसंद फरमा लिया, खबरदार तुम मुसलमान ही मरना। क्या याकूब अलैहिस्सलाम के इंतकाल के वक्त आप मौजूद थे जब उन्होंने अपनी औलाद को कहा कि मेरे बाद तुम किसकी इबादत करोगे? तो सबने जवाब दिया कि आपके माबूद की और आपके आबाओ अजदाद इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम और इसहाक अलैहिस्सलाम के माबूद की, जो माबूद एक ही है और हम इसी के फरमाबरदार हैं। कितनी सुकून की मौत आई होगी हजरत याकूब को। आज हमें भी इसकी फिक्र करनी है कि हमारे बाद हमारे बच्चे दीन इस्लाम पे जुड़े रहें। अल्लाह सब बिगड़े हुओं को हिदायत दे दे। ये जमात तो गुजर चुकी, जो उन्होंने किया वो इनके लिए है और जो तुम करोगे तुम्हारे लिए है। इनके अमल के बारे में तुम नहीं पूछे जाओगे। आज जो अमल करेंगे कल इसी का फल पाएंगे। ये कहते हैं कि यहूद नसारा बन जाओ तो हिदायत पाओगे। तुम कहो बल्कि सही राह पर मिल्लत इब्राहिमी वाले हैं और इब्राहिम खालिस अल्लाह के परस्तार थे और मुशरिक न थे। तो आयत 135 में वकालुकू नुहूदन नसारा तहतदू, इस पुकार के जवाब में अल्लाह ने बता दिया कि फिरका वारियत की बुनियाद सिर्फ खुद को हिदायत पर समझना है। ये तो कह सकते हैं कि हम हिदायत पे हैं, लेकिन सिर्फ खुद को और दूसरों को पीछे कर देना, इसी से लोग गिरोहों और फिरकों में बटते हैं। अल्लाह मुखातिब करता है, मुसलमानों तुम सब कहो कि हम अल्लाह पर ईमान लाए और इस चीज पर भी जो हमारी तरफ उतारी गई और जो चीज इब्राहिम, इस्माइल, इसहाक, याकूब अलैहिमुस्सलाम और इनकी औलाद पर उतारी गई और जो कुछ अल्लाह की जानिब से मूसा और ईसा अलैहिस्सलाम और अलैहिमुस्सलाम और दूसरे अंबिया कराम को दिया गया, हम इनमें से किसी के दरमियान फर्क नहीं करते, हम अल्लाह के फरमाबरदार हैं। मुसलमान का दिल खुला होता है, सबको मानता है। अगर वो तुम जैसा ईमान लाएं तो हिदायत पाएं और अगर मुंह मोड़ें तो वो सरीह इख्तलाफ में हैं। अल्लाह ताला इनसे अन करीब तो आपकी किफायत करेगा और वो खूब सुनने वाला और जानने वाला है। करना क्या है? आपके मेरे नाम एक पैगाम, सिबगतल्लाहि वमन अहसन मिनल्लाहि सिबगा। अल्लाह का रंग इख्तियार करो और अल्लाह से अच्छा रंग फिर किसका होगा, हम तो इसी की इबादत करने वाले हैं। दुआ कीजिए अल्लाह के रंग में रंगे जाएं। क्या पता चला आयत 137 से? फइन आमनु बिमिस्लि मा आमनतुम बिही फकद इहतदौ। आपके मेरे लिए मेयारे हिदायत दो हैं। नंबर एक अंबिया अलैहिमुस्सलाम जैसा ईमान, आदम से लेके मोहम्मद मुस्तफा और मुज्तबा सल्लल्लाहु अलैहि वसल्लम का ईमान। वैसे ईमान को मेयार बनाइए, वैसे ना भी बन सके तो कुछ तो कर सकेंगे। और उसके बाद सहाबा जैसा ईमान, ये है आपके मेरे लिए रोल मॉडल बनना। फिर आयत 138 के बीच में आपने सिबगत अल्लाह की बात सुनी। क्या होता है अल्लाह का रंग? ये कोई डायर है कि कपड़ा रंगवानेंगे? दिल में लाइए अपने आप को, गुनाहों से मैले काले कपड़े को सफेद करने के लिए आपको ब्लीच और रंग काट डालना पड़ता है। जब अल्लाह का रंग आता है तो क्या बन जाता है बंदा? छह खूबियां आपके सामने है। नंबर एक, फरमाबरदार बंदा बन जाता है, मुखलिस बंदे बन जाते हैं फिर लोग, अल्लाह से मोहब्बत करने वाले, इताअत गुजार बंदे, यकसू होकर बंदगी करने वाले और जो फिर भी गलतियां उस पर तौबा करके शर्मिंदा होने वाले। अल्लाह हमें अपने रंग में रंग दे। अल्लाह की बंदगी का रंग जब बंदे पे आता है तो क्या होता है बंदों के साथ? पहली बात है कि वो फरमाबरदार बन जाते हैं, मुखलिस बन जाते हैं, अल्लाह ताला से मोहब्बत करने वाले बन जाते हैं, इताअत गुजार बन जाते हैं, फिर यकसू होकर बंदगी करने लग जाते हैं और गलती पर तौबा करने वाले बन जाते हैं। अल्लाह ताला आपको मुझे इसी रंग में रंग दे। आगे देखते हैं आयत 139। आप कह दीजिए कि क्या तुम हमसे अल्लाह के बारे में झगड़ते हो जो हमारा और तुम्हारा रब है? हमारे लिए हमारे आमाल हैं और तुम्हारे लिए तुम्हारे आमाल, हम तो इसी के लिए मुखलिस हैं। क्या तुम कहते हो कि इब्राहिम और इस्माइल और इसहाक और याकूब अलैहिमुस्सलाम और इनकी औलाद यहूदी या नसरानी थे? कह दो, क्या तुम ज्यादा जानते हो या अल्लाह ताला? कहिए, अल्लाह ताला जानते हैं। अल्लाह ताला के पास शहादत छुपाने वाले से ज्यादा जालिम और कौन है? और अल्लाह ताला तुम्हारे कामों से गाफिल नहीं। तो क्या करो? आखिरी आयत पारे की, तिल का उम्मतुन कद खलत लहा मा कसबत वलकुम मा कसबतुम वला तुसअलूना अम्मा कानू यामलून। ये उम्मत है जो गुजर चुकी, जो उन्होंने किया इनके लिए है और जो तुमने किया वो तुम्हारे लिए, तुम इनके आमाल के बारे में सवाल न किए जाओगे। क्या पता चला? अमल से जिंदगी बनती है जन्नत भी जहन्नम भी। ये खाक की अपनी फितरत में न नूरी है न नारी। पारे के आगाज से अहतमाम तक का रब्त देखिए। शुरू में हमने दुआ की हिदायत की तलब दिल में रखते हुए, इहदिनस सिरातल मुस्तकीम। पारे के आखिर में अल्लाह ने मकसद हयात दे दिया, सिबगतल्लाही वमन अहसन मिनल्लाही सिबगा में, और बीच में सूरत अल बकरा के शुरू में जवाब दिया, ज़ालिकल किताबु ला रैब फीह हुदल लिल मुत्तकीन। तो क्या पता चला आज के इस बारे को पढ़ने के बाद? हिदायत पाने के लिए, दिल बदलने के लिए इस किताब को पढ़ना पड़ेगा। और अलामा इकबाल जो कह गए वो तो सही था, हजार खौफ हो लेकिन जुबां हो दिल की रफीक। यही रहा है अजल से कलंदरों का तरीक, यानी कितना भी बंदा मोमिन को खौफजदा किया जाए, उसको थ्रेट किया जाए, प्रेशर हो माशरे का, لیکن اس کے دل اور زبان میں ربط ہونا چاہیے، یعنی منافقت نہیں ہونی چاہیے، اور اللہ کے نیک بندے یہی کرتے رہے۔ سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم۔ وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین، آمین۔ آج جنہوں نے ایکسٹرا ٹائم دیا اللہ ان کو برکت دے۔ آج چونکہ انٹرو بھی تھا، کل سے انشاءاللہ ہمارا پارا ٹو پارا چلے گا۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔